نحمده ونصلي على رسوله الكريم أما بعد فأعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي ربي يسر ولا تيسر وتمم بالخير اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد اللہ تعالیٰ کی توفیق اور اس کی خاص رحمت سے دورۃ القرآن 2021 کے پارا نمبر 2 کا آغاز کریں گے اللہ سبحانہ تعالیٰ آپ کو مجھے اس پارے میں سے وہ بات لے دے اور وہ بات لینے کی پوری توفیق دے کہ ہم حقیقت میں اس کو اپنے اندر جس کر سکے اور ہر روز کی طرح ہماری دعا کیا ہے رب اشرح لی صدری ویسر لی امری واحلل عقدۃ من لسانی یفقہ قولی رب یسر ولا تیسر وتمم بالخیر اس سوچ کے ساتھ یہ جملے سنیے اور میں پڑھوں کہ اللہ ہی کسی معاملے کو آسان کرتا ہے تو ہوتا ہے آپ کا میرا کام تھا کوشش کرنا الحمدللہ ہم کوشش کر کے آ کر یہاں بیٹھ گئے اب اس وقت آپ کا میرا سب سے بڑا فوکس کیا ہے ٹیک اے ڈیپ بریتھ ریلیکسڈ عقل کر لیا اب توکل کیجئے یہی بات میرے سے لے کر ہر ایڈمن اور ہر لسنر کے لیے ہے کیونکہ جب ہمارے اندر انگزائٹی ہوتی ہے شور ہوتا ہے تو ہم کبھی کبھی اپنے اندر کی آوازوں کو سن نہیں پاتے قرآن سننے اور سنانے کے دوران جس کو اپنے اندر کی آوازیں سننی آ گئی وہ بچ جائے گا وہ بدلے گا لکھئے چلے آج کے اس سیشن کا پہلا جم اپنے لیے بنا لے قرآن سننے کے دوران اور سنانے کے دوران اپنے اندر کی آوازوں کو سننا ہے اندر سچ بولتا ہے اللہ تعالیٰ نے انسان کے نفس کو بہت سچا بنایا ہے ایک رنگ میں اور وہ کبھی بھی انسان کی نہ جھوٹی تعریف کرتا ہے اور اس کو نفس لوامہ بھی کہتے ہیں اور یہ آپ کا میرا ضمیر بھی ہے میں آپ کو جو سناتی ہوں نا تو اندر سے مجھے بھی کچھ سناتا ہے خود بتاؤ اپنا کیا حال ہے آپ کیا کرتی ہو دوسروں کو کیا کہنا ہے ہاں اور اس طرح کی جو باتیں ہمارے آپ کے اندر آتی جاتی رہتی ہیں نا یہ وہ چیزیں ہیں کہ جو ہمیں پھر آگے سے اپنی اصلاح کی طرف مائل کرتی ہیں وہ لوگ جو اپنے اندر کی آوازوں کو سننے کی بجائے باہر کی آوازوں کے ساتھ ہی سن رہے ہیں اس وقت بھی یا کچھ اور بھی ساتھ کرتے ہیں ان کے صرف کان سنیں گے تو پھر ایک دوسری بات لکھیے آج کے اس سیشن کی کہ جو دل کے کانوں سے سنے گا ہدایت اس کو ملے گی ہم جس چیز کے جتنے محتاج ہوتے ہیں ہم اس کو اتنا ہی زیادہ مانگتے ہیں پچھلے پارے کے ساتھ ربط جوڑ کر دوسرا پارا آپ کے سامنے شروع کروں گی ہم نے پارے کے آغاز میں اللہ تعالیٰ سے ایک دعا کی تھی اہدنا الصراط المستقیم اے اللہ تعالیٰ اب میں اپنے آپ کو بدلنا چاہتی ہوں اور ہمارے اس سال کے اس دور قرآن کا مین تھیم وہی ہے کہ آپ کے میرے لیے القلب الباحث عن الہدایہ ہدایت کا طلبگار دل دا ہارٹ سیکنگ گائیڈنس پورا مہینہ آپ یہ جملہ سنیں گے ہر دن مجھ سے بھی اور آپ نے خود سے سننا ہے اور ہمارا یہ سفر ہر اس کے لیے ہے جس کے اندر ہدایت کی طلب جاگ گئی بھوک جاگ گئی پیاس جاگ گئی چاہے وہ بالکل زیرو درجے پہ ابھی ایک سٹیئر کے نیچے کھڑا ہے اور گھبرا رہا ہے پہلا قدم بھی اٹھاتے ہوئے ہدایت کی طرف کہ نہیں کچھ نہیں کر سکتا اور ابھی کچھ تو ایسے بھی ہوں گے جو ابھی اقرار باللسان تک بھی نہیں آئے ابھی ان کے اندر تصدیق بالقلب کی کیفیت بھی نہیں آئی ہو سکتا ہے ایسے بھی لوگ ہمارے ارد گرد موجود ہوں کہ جن کو ابھی تک کلمہ بھی نہیں نصیب ہوا اور وہ میری یہ بات سن رہے ہیں کوئی بات نہیں یہ آپ کے لیے بھی ہے ہم نے اس سال اپنی اس پوری گفتگو کو ہدایت کے مختلف درجوں پہ کھڑے ہوئے لوگوں کے سوچ کے ساتھ بولنا بھی ہے اور سننا بھی ہے جتنا زیادہ آپ اور میں اپنے آپ کو اس چیز کے لیے رکھیں گے کہ میں چلو دیکھوں تو صحیح مثلاً اس وقت بھی اس بات کو کہوں کہ وہ ساتھی جن کو ابھی کلمہ بھی نصیب نہیں ہوا کوئی بات نہیں اللہ ان کا بھی ہے یا ایھا الناس اعبدوا ربکم کی پکار ہم نے قرآن میں پہلے پارے میں سن لی تو رب تو ان کو بھی پکارتا ہے तो ये पुकार हर उस दिल के लिए जिसका दिल से इकरार अभी हुआ के नहीं, शायद अभी इस्लाम बुरा ही लगता हो, अभी इस्लाम के बारे में इतने नेगेटिव कमेंट्स और इतना नेगेटिव प्रोपेगंडा सुन के नफरत भी करता हो, कोई बात नहीं, लेकिन सुनने का इरादा कर लिए, बस कोई फोर्स नहीं है, कोई कुछ नहीं है, असल बात यह है कि अल्लाह ताला उसको भी सुनाता है। और फिर ये सारा मौजू उसके लिए भी है जो अपने आप को इल्म का पहाड़ समझता है, आलिम, आलिमा, फाजिल, मुफ्ती, मुबल्लिग, उस्ताद, उस्ताजा, और इससे भी बड़े बड़े लकब जो किसी के लिए नेकी और हिदायत का मियार बनते हैं। हम सबको जरूरत है इहदिनस सिरातल मुस्तकीम की। पहले पारे से इसको मांगना शुरू किया और हकीकत यह है कि उस पारे से ही आपने मैंने अल्लाह और बंदे के ताल्लुक को महसूस कर लिया था। सूरत फातिहा ने हमें ना सिर्फ यह है कि अल्लाह से बातें करना सिखाया, दुआ का सलीका भी सिखा दिया, अल्लाह ने अपना तारुफ करा दिया, तौहीद और आखरत का बयान देकर अल्हम्दुलिल्लाहि रब्बिल आलमीन अर्रहमानिर रहीम मालिक यौमिद्दीन में कि मैं तुम्हें इस दुनिया में ही नहीं आखरत में मैं ही तुम्हें मिलूंगा। वो दुनिया का भी रब है और वो आखरत का भी रब है। और किसी का तारुफ बहुत अहम होता है और अल्लाह ताला ने अपना तारुफ बार बार रहम करने वाला, मुसलसल रहम करने वाला, मालिक यौमिद्दीन कहकर कराया ताकि आपको मुझे आज कम अज कम इस दर्जे की हिदायत तो महसूस हो कि देर इज गॉड, अल्लाह है। आप उसको ऊपर वाला कह लीजिए, भगवान कह लीजिए, ईश्वर कह लीजिए, गॉड कह लें, बड़ी जी वाला, आपकी मर्जी, लेकिन वो कोई है। एथियज्म या दहरियत की और इस तरह की इस्लाम में और इंसान की फितरत में भी कोई गुंजाइश नहीं है। फिर हम कहते हैं या कनाबुदु व या कनस्ताइन, गोया कि अल्लाह की इबादत की तौफीक भी अल्लाह ही से मांगी। अल्लाह ने आपको मुझे ये सिखा दिया कि इबादत करने का तरीका और उसकी तौफीक भी मैं ही सिखाऊंगा। और हिदायत की इंतहा क्या है? सिरात अल्लज़ीना अनअमत अलैहिम गैरिल मग़दूबी अलैहिम वलद्दालीन, ये है इंतहा कि हम जन्नत में पहुंच जाए। हजरत उमर फारूक रजी अल्लाह अन्हु फरमाया करते थे कि मेरा एक पांव जन्नत में हो और दूसरा बाहर हो, मैं तब भी खुद को जन्नती नहीं समझूंगा जब तक मेरे दोनों पांव जन्नत में न हो जाए। और कभी कहते कि अल्लाह ताला हशर के दिन पुकार लगा दे कि सारी दुनिया को मैंने जन्नत दी, एक को नहीं देनी, तो मैं सोचूंगा वो एक मैं हूं। और इसका उलट कोई कह दे कि सिर्फ एक को दूंगा जन्नत, तो वो भी मुझे लगता है मैं होऊंगा। तो अल्हम्दुलिल्लाहिल्लज़ी हदाना लिहाज़ा, सारी तारीफ है उसके लिए जिसने हमें इसकी हिदायत दी। वह माँ कुन्नली नख्त दिया, सूरत अल अराफ की आयत 43 में आप पढ़ेंगे जाकर कि जन्नती जन्नत में जाकर सबसे पहला जुमला यही बोलेंगे, अल्हम्दुलिल्लाह, जिसमें हिदायत का तस्करा होगा। तो नेमत हिदायत सबसे बड़ी नेमत है, हमने पहले पारे में इसको महसूस किया था। हिदायत की जरूरत दिन में कई बार पड़ती है, हर काम के लिए हिदायत, हर फैसले के लिए हिदायत। आज क्या पकाऊं, ये भी एक फैसला है, आज किधर जाऊं, फजर पढ़ूं के सोती रहूं, ये भी एक हिदायत है, ये भी एक हिदायत की चीज है। और इसी तरह से आप देखिए कि जितना ज्यादा आप इन चीजों के साथ अपने आप को जोड़ते जाते हैं, आपको महसूस होता है कि मुझे तो सारा दिन अल्लाह की जरूरत है। और जब आप हर वक्त कहते रहते हैं दीनस सिरातल मुस्तकीम, तो अल्लाह किताब हिदायत खुलवा देता है जो आपकी मेरी खुल चुकी है। इससे पहले कि हमारी किताब जिंदगी बंद होती, जो हम सूरत बनी इसराइल में जाकर पढ़ेंगे, इकरा किताब कफा बिनफ्सिकल यौम अलैका हसीबा, हम सब जो किताब जिंदगी खुद अपने हाथों से लिख रहे हैं और लिखवाते हैं हम किरामन कातिबीन को, तो जब ये बंद होगी ना, उससे पहले अगर आज आपके मेरे हाथ में ये किताब है तो अल्हम्दुलिल्लाह। और आप और मैं इस पूरे पहले पारे को पढ़ने के बाद जिस चीज पर पहुंचे, वो क्या कि अल्लाह सुबहान ताला का ये कलाम जालिकल किताबुल्ला रईबा फी हुदल्लिल मुत्तकीन, ये वो रास्ता है जिस पे चलने वाले बिल आखिर हिदायत की आखिरी मंजिल यानी जन्नत और उसके बाद फिर अल्लाह की रजा को पा जाते हैं, और जो इस पे चल पड़े उनको एक दिन जरूर ही जरूर हिदायत मिलेगी। पूरे पारे में हमने हिदायत के एतबार से चार मुख्तलिफ किस्म के गिरोहों का तस्करा पढ़ा सुना, मुत्तकीन, कुफार, मुनाफिकीन और फासिकीन। उसके बाद हमने पहले इंसान आदम अलैहिस्सलाम की कहानी सुनी और हिदायत के रास्ते की रुकावट इबलीस से हमारा तारुफ हुआ किस तरीके से वो हमारे और जन्नत के बीच में बैठा हुआ है, इस वक्त भी बैठा हुआ है। मैं आपको सच बताऊं, मेरे पास भी है, आपके पास भी है। उसकी हर मुमकिन कोशिश है कि जो आपको जन्स मिल रहे हैं ना, जो पूरे पहले पारे का खुलासा, और अभी देखिएगा ये कैसे जुड़ता है दूसरे पारे के साथ, इस वक्त भी वो आपको मुख्तलिफ चीजों में रखेगा। वो मेरा पेन की तरह है, वो मेरा मेरी ग्लासेस की तरह है, वो चाय का कप भी मेरे पास रख दो और ये भी कर दो, किसी बच्चे को रुला देगा और आप हिदायत की पटरी से उतर चुके होंगे। तो अल्लाह सुबहान तआला ने हमें पहले पारे में बनी इसराइल से मुतारिफ करवाया, जो पहला गिरोह था हिदायत के एतबार से, जिसको हमने आपने देखना था। और अल्लाह ताला ने उनकी 40 साल तारीख से हम सबको मुतारफ करवाया। पहले पारे के आखिर में एक हस्ती से आपकी मेरी मुलाकात हुई, वर्चुअल मुलाकात थी का आजकल रिवाज है तो वही थी, और वो हस्ती थी हजरत इब्राहिम अलैहिस्सलाम। वइज़िबतला इब्राहिम रब्बुहु, और जब इब्राहिम को उनके रब ने आजमाया, यानी इब्राहिम अलैहिस्सलाम का पहला तारुफ जो था वो आजमाइशों का तारुफ था, और उसमें उनका पूरा उतरना, फातम महुन्ना, और जब उनकी आजमाइशों का तस्करा था तो उसके साथ ही दुआओं का सिलसिला शुरू होता है। अब आइए इस दूसरे पारे पे अपने जहन को साथ मेरे लेके चलिए। पिछले पारे के बिल्कुल आखिर में इब्राहिम अलैहिस्सलाम और इस्माइल अलैहिस्सलाम के अल्लाह के घर को बनाने की बात थी। अल्लाह ने उनसे अपना घर बनवाया, और उस घर को बनाने के दौरान उन्होंने कुछ दुआएं मांगी थी, और उन दुआओं में जो बहुत बड़ी दुआ थी वो क्या थी? एक तो दुआ आप सीख चुके, रब्बना तकबल मिन्ना इन्नक अंतस समीउल अलीम में, और अगली जो दुआ थी आयत नंबर 128 लिख लीजिए, ये सब कुछ दूसरे पारे के साथ चल रहा है। और वो दुआ क्या थी कि रब्बना वजालना मुस्लिमैन लक, ए अल्लाह हम दोनों यानी बाप और बेटे को अपना मुस्लिम बना ले, वमिन ज़ुर्रियतिना और हमारी औलादों को भी, हमारी नस्लों को भी, उम्मतम मुस्लिमतल्लक एक मुस्लिम उम्मत बना दे। यहां तक रुकिए, वो दुआ थी अपने और अपनी नस्लों के हिदायत पे जाने और एक उम्मत के तैयार होने के नाते से। अल्लाह सुबहान ताला ने दूसरे पारे के आगाज में इब्राहिम अलैहिस्सलाम की इसी दुआ की कबूलियत का तस्करा किया है, और वो क्या है कि पिछले पारे में, पारा अव्वल में, इब्राहिम अलैहिस्सलाम की औलाद के एक हिस्से को मनसबे इमामत मिली थी, जिसको हम बनी इसराइल के नाम पे तीन बार पहले पारे में पढ़ और सुन चुके हैं। 10 रुकू हैं तकरीबन, जिसमें बार 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 उनको बताया गया कि तुम अपने इस मनसब को समझो, होश करो, अकल करो, समझ बूझ रखो, तो वे समझ आ जाएगी जब, तो फिर तुम इस बात को समझ जाओगे। अब आज इस पारे में हो क्या रहा है, एक तकरीब है, एक सेरेमनी है, और वो क्या है कि इब्राहिम अलैहिस्सलाम की औलाद के एक हिस्से को मनसबे इमामत से हटाकर दूसरी औलाद, जिनको हजरत इस्माइल अलैहिस्सलाम कहते हैं, उनको मनसबे इमामत पे फायज किया जा रहा है। आपने कई सेरेमनी सुनी और देखी होंगी टीवी पे, आपको हर साल 14 अगस्त या 15 अगस्त या 23 मार्च के मौके पे कुछ ना कुछ ऐसी चीजों को देखने का इत्तफाक हुआ होगा ना। वो सब जहन में ले आइए कि जब एक हुकूमत जाती है और दूसरी आती है तो तब्दीली होती है, और इसी तब्दीली के नाम के ऊपर फिर इंसान को मुख्तलिफ तरह से आजमाया जाता है। पिछले बुरा भला कहते हैं, आने वाले बहुत बड़े बड़े दावे करते हैं। तो अल्लाह सुबहान ताला ने इस पारे को, इसका मरकजी ख्याल नोट कीजिएगा, आप में हिदायत की तलब लेकर बैठे हैं, और इस पूरे पारे में आप क्या देखेंगे, आयत 143 सूरत बकरा है, وَكَذَلِكَ جَعَلْنَاكُمْ أُمَّةً وَسَطًا لِتَكُونُوا شُهَدَاءَ عَلَى النَّاسِ, हमने इसी तरह तुम्हें आदिल उम्मत बनाया ताकि तुम लोगों पर गवाह बन जाओ। ये है जी वो टाइटल और वो लकब जो उम्मत मुस्लिमा को इस बारे में दिया जा रहा है। बार बार की तंबीहात और बार बार के डरावों, कभी प्यार से, कभी नेमतों की तस्कीर से, कभी किसी यानी तरगीब और तरहीब दोनों कह लें, کبھی ہوپ سے اور کبھی فیئر سے اس امت کو بتایا گیا، سب کچھ کہا گیا، لیکن جب وہ نہ مانے تو اللہ تعالیٰ نے اب امامت کا تاج، ذمہ داریوں کا تاج، خلافت کا وہ کام جو آدم کی پیدائش پہ تو ایک عام سطح پہ تھا نا کہ وَإِذْ قَالَ رَبُّكَ لِلْمَلَائِكَةِ إِنِّي جَاعِلٌ فِي الْأَرْضِ خَلِیفَةً، یاد رکھیے وہ خلافت ارضی تھی، دنیا میں کون بڑا ہوگا؟ اور آج آپ کو آسانی کے لیے دوں کہ دنیا میں کون سپر پاور ہوگا، دنیا میں کس کا غلبہ ہوگا، کس کا آرڈیننس چلے گا، کس کو لوگ سپر سپریم کہیں گے؟ تو وہ تذکرہ تھا آدم کے ناطے سے، ابراہیم علیہ السلام کے ساتھ امامت ہے دنیا کے ساتھ ساتھ آخرت کی امامت. اسلام کیا چاہتا ہے آج کے مسلمان سے؟ 2021 کا مسلمان کیا کرے؟ دنیا کی خلافت اور دین کی خلافت، دنیا کی امامت جس کو ورلڈ لیڈر کہتے ہیں آج کے دور میں، سپر پاورز کہتے ہیں وہ بھی، اور مذہبی رہنمائی، یہ دونوں ایک گروہ میں جمع ہو جائے. اور یہ اعزاز مسلمانوں کو تب ملتا ہے جب وہ ارینا منا سیکنا پہ عمل کرتے ہیں. ابراہیم کی دعا کا جو اگلا حصہ تھا آیت 128 ہی کو آپ کے سامنے ڈسکس کر رہی ہوں، کہ جب ان کی زندگی اللہ کے بتائے ہوئے طور طریقوں پہ چلتی ہے، اور وہاں ارینا کہہ کر یہ نہیں کہتا سکھا دے، زبانی دعائیں پڑھ لیں، کہا دکھا ہم کو، ورچوئل قسم کی ایک گائیڈ لائن چاہیے تھی. ہاں وہ پیچھے جو ہو گیا وہ تو بلئی نہ، اور اس پہ تو ہمیں معاف کر دے، انکا انت التواب الرحیم، تو بہت بخشنے والا اور مہربان ہے. اب کیا ہوا؟ ابراہیم علیہ السلام کی یہ دعا قبول ہوئی، اللہ تعالیٰ نے ایک امت مسلمہ تیار کی، اور یہاں آج امت مسلمہ جو میں اور آپ ہیں، آپ کی باتیں ہو رہی ہیں اور میری باتیں ہو رہی ہیں. لکھئے، ہم عام لوگ نہیں ہیں، اللہ نے ہمیں بہت خاص مقام دیا ہے، اور جتنا بڑا مقام ہوتا ہے نا اتنی بڑی ذمہ داری ہوتی ہے. پہلی سیڑھی پہ کھڑا گرے گا تو کچھ بھی نہیں ہوگا، بچہ خدا ناستہ تیسری سیڑھی سے گرے تو ہو سکتا ہے خراش آ جائے، اور اسی طرح آپ جانتے ہیں اور تصور سے بھی کام جائیں گے، اگر دسویں سیڑھی سے کوئی بچہ گرے تو ہڈی بھی ٹوٹ سکتی ہے. جتنا دنیا میں زندگی میں آپ کا مقام بڑھتا جائے گا اتنی چوٹ زیادہ لگے گی گرنے میں. تو امت مسلمہ کو جہاں جو منصب، اس کی تو باتیں کریں گے، لیکن ذرا اس بارے کی دعا لیجئے، اور بہت سوچ کر آپ کو یہ دعا سکھائی جا رہی ہے. اس وقت آپ اپنے آپ کو امت وسط سمجھتے ہوئے دعا مانگیں گے، اللہم انی اعوذ بکا من زوالی نعمتکا وتحولی عافیتکا وفجاعتی نقمتکا وجمیع سخطکا. اے اللہ، بے شک میں تیری پناہ مانگتی ہوں اور مانگتا ہوں تیری عطا کردہ نعمتوں کے زوال سے، تیری عطا کردہ عافیت کے بدل جانے سے، تیری سزا کے اچانک وارد ہو جانے سے، اور تیری ہر قسم کی ناراضگی سے. صحیح مسلم میں 6943 6943 نمبر کی یہ حدیث آج مجھے آپ کو کیا سکھاتی ہے؟ کہ آج امت مسلمہ کے ایک ایک فرد کو یہ دعا مانگنے کی ضرورت ہے. یاد رکھیے کہ نعمت دینے میں اللہ کا کوئی قانون نہیں ہے، جس کو مرضی دے دے. انگوٹھا چھاپ اپنا نام بھی نہ لکھ سکنے والا سیٹھ عرب پتی بن جائے، کوئی پرواہ نہیں اس کو. اور اسی طرح بڑے بڑے پڑھے لکھے اور بڑے انٹلیکچوئل سڑکوں پہ جاب ڈھونڈنے کے لیے دھکے کھائیں، کوئی بڑی بات نہیں، لیکن نعمت ملنے کے بعد. اور یہ فلسفہ آپ سیکھیں گے آگے سورت الانعام میں 7-8 میں انشاءاللہ. نعمت ملنے کے بعد اللہ کا ایک قانون اس پورے پارے کو پڑھتے ہوئے یاد رکھیے. روایتی باتیں کروں تو یہ کبھی نہ دیتی آپ کو، اتنی دیر میں تو ایک دو چار رکوع کا ترجمہ سنا چکی ہوتی، لیکن فائدہ کیا ہوگا اس سے؟ آپ کے پاس قرآن پاک رکھے ہوئے ہیں، پڑھ لیجئے، سن لیجئے، خالی ترجمہ سننے جا کر. بہت پیارا قاری شاکر قاسمی صاحب کا، ہمارے انڈیا پاک کے کلچر میں بڑا فیمس بھی ہے، سنیے اور جائیے مزہ کیجئے. لیکن میں آپ کو ادھر اس لیے نہیں لے کے بیٹھی، مجھے پتا آپ کا وقت بہت قیمتی ہے. آپ کا میرا ہدایت کا یہ سفر آج اس بارے میں جس لیول پہ آئے گا، اس میں امت مسلمہ کا ہر فرد اس بارے کو یہ سوچ کر سنے کہ کہیں میں امامت کا منصب، نعمت عظمہ اور جو کچھ پڑھیں گے اس سے گر تو نہیں گیا، تحولی عافیتی کا نہیں ہو گیا، عافیت ہی پلٹ گئی ہے. अल्लाह की सुन्नत है। अगर जन्नत में मोमिनों को और मुसलमानों को और जन्नत में जाने वालों को अल्लाह कहेगा ना कि यहाँ कोई बीमारी नहीं, यहाँ कोई गम नहीं, यहाँ मौत नहीं, तो ये दुनिया में भी है। मदीना शहर में कोई बीमार नहीं था। उम्मत मुस्लिमा जब अरूज पे थी तो ये बादशाहों डॉक्टरों के और हकीमों के और इतने चक्कर ही नहीं थे, ये इतने अपॉइंटमेंट नहीं थे जितने हमारे होते हैं साल में एक में कि चलो मुफ्त के हैं तो ले लो। तो वो वक्त किधर गया जो मिशन से आपको हटा देता है। तो लिहाजा इस दुआ को हमने इस सोच से पढ़ना है कि ए अल्लाह, ये जो तूने उम्मत वसत होने की नेमत दी है, इसकी इसके जवाल से बचाना और अपनी आफियत जो तूने इस्लाम पे अमल की वजह से एक अपनी खास एक सकीनत रखी है ना अपने बंदों के दिलों में और ईमान वाले मुसलमानों में, उससे उसको न पलटाना। सारी दुनिया में इस्तराब हो लेकिन हम मुतमईन हो, सारी दुनिया में परेशानियां लेकिन हम खुश हों, और फिर उसके बाद वफुजात निकमती का तेरी सजा के अचानक वारिद हो जाने से। मुझे आपको हक नहीं है कि दुनिया में जो हो रहा है वो सजा है कि आजमाइश है कि अजाब है, ये छोटा मुंह बड़ी बात होगी, लेकिन हासिबु कबलन तो हासिबु, एक अंदर का भी तो एक चौकीदार है ना, वो आपको बताता है कि दुनिया में कोई भी काम जो होता है उसके पीछे कोई वजह होती है। और वह जमी सखतिक, तेरी इज्तमाई नाराजगी से मैं डरता हूं। क्या आज पिछले साल से लेकर आज तक के हालात को देखिए, कोरोना वायरस हो, लॉकडाउन हो, उसी से मिलती हुई मुतल्लिकात हो, क्या इज्तमाई नाराजगी का एक अक्स दुनिया पे नहीं है? वो खोल भी दें दरवाजे रास्ते तो लोग फिर भी नहीं उस पे आना चाहते। तो जरूरत है इस बात की कि हम इन दुआओं को मांगे। आगे देखते हैं आज की हदीस, मिशकातुल मसाबीह की रिवायत है 157 और मुस्लिम में। मिशकात असल में बहुत सारी किताबों में से जो हदीस है उसका मजमू है, लेकिन बहरहाल ये असल में ये रिवायत जो है वो सही मुस्लिम में इब्ने मसूद रजी अल्लाह अन्हो से ये हम तक पहुंची। मैं आपके वक्त को बचाने के लिए उर्दू में ही पढ़ती हूँ। अल्लाह के नबी ने फरमाया कि अल्लाह ने मुझसे पहले जिस नबी को भी मबूस किया तो इस नबी के इसकी उम्मत में कुछ मुआविन यानी मददगार, हेल्पर्स, अंसार और कुछ आम साथी होते हैं। और हम सूरह आले इमरान में तस्करा भी सुनेंगे कि नबियों का साथ देने वाले लोग किन खूबियों के हामिल होते हैं। वो इसकी सुन्नत को कबूल करते और इसके हुक्म की इत्तबा करते हैं, यानी अपने दौर में पहला दौर जो किसी भी नबी के साथ का दौर होता है उस दौर में लोग बहुत आला ईमान के और अमल के दर्जों पे होते हैं, और फिर इसके बाद इनके बुरे जानशीन आ जाएंगे, वो ऐसी बातें करेंगे जिस पर इनका अमल नहीं होगा। यानी बाद में आने वाले बातें तो बड़ी अच्छी करेंगे, अमल अच्छे नहीं होंगे, और ऐसे काम करेंगे जिनका इन्हें हुक्म नहीं दिया गया होगा। यानी वही बात है कि कहा था मेट को कि भिंडी बना लो, तो उसने कहा मुझे तो नहीं बनानी, मुझे गैस हो जाती है उससे, मैं तो करेले पकाऊंगी। यानी करते तो हैं काम लेकिन वो नहीं करते जिसका अल्लाह ने हुक्म दिया, और जो नहीं कहा वो कर देते हैं। बस जो शख्स पहले ये बताए कितनी बार सुन के लगा कि आज के दौर में ऐसा है। आज उम्मत मुस्लिमा इसकी एक रोशन मिसाल बनी बैठी है। किताब सुन्नत तो कई छुप गए और उसकी जगह हमारी फजीलतें और रिवायतें और हकायतें और अकवाले जरियाम हो गए। अब जब ये वक्त आ जाए, बस जो शख्स अपने हाथ के साथ इनसे जिहाद करेगा यानी इनको उस बुराई पे जाकर रोकेगा, इनका हाथ रोक लेगा कि ये काम ना करो, वो मोमिन है। जब अपनी जुबान के साथ इनसे जिहाद करेगा वो मोमिन है, और जो दिल से इनसे जिहाद करेगा वो भी मोमिन है, और इसके बाद तो राई के दाने के बराबर भी ईमान नहीं रहेगा। सारी हदीस के टेक्स्ट को सिंप्लीफाई करते वक्त इस वक्त ये सोच लीजिए कि इस एक रिवायत से वकजालिका जालनाक उम्मतम वसता इस जिम्मेदारी की तरफ एहसास दिलाया गया। अकॉर्डिंग टू नीट, अकॉर्डिंग टू सरकमस्टांसिस, हालात हाजरा के मुताबिक आज उम्मत मुस्लिमा अगर दुनिया से बुराइयों को मिटाने के लिए अठमोस कोशिश नहीं करेगी, जहां जुबान से बात करने से काम चले वहां जुबान से बात, जहां हाथ, और ये बहुत इसको अभी या ना लें कि देखा ना हम जाकर ठक से बटन बंद करके बच्चे को कहते चलो भाग जाओ गाने नहीं सुनते, बेकार है ये जुमला, ऐसे नहीं होता जिहाद। ना हमने लफ्ज जिहाद समझा ना जिद्दोजहद समझी, इसको अपने वक्त पे समझेंगे। यहां इस हदीस में से जो फोकस करते हैं आपने मैंने वो क्या है कि हमने आज के दौर में अंधेरों में चिराग जलाने हैं। अल्लाह की किताब वो काम कर देती है जो आपकी मेरी जुबान नहीं कर सकती, आपकी मेरी बातों में वो तासीर नहीं है जो कुरान के सिर्फ एक लफ्ज में है। तो इसलिए इंशाल्लाह हम अब कुरान पाक से आज गाइडलाइन लेंगे। اور ہدایت کے طالب شخص کے لیے اس میں نصیحت ہے کہ تم اجتماعی اور انفرادی دونوں میدانوں میں کیسے اللہ تعالیٰ سے مدد لے سکتے ہو. دوسرا پارہ سورۃ البقرہ کی آیت نمبر 142 سے 152 تک بھی ہے, اور اس کے بعد جہاں سورۃ آل عمران آئے گی آپ کو وہ بھی بتایا جائے گا. تو گویا کہ آج ہم سورۃ البقرہ کا سیکنڈ ہاف کرنے لگے ہیں. یہاں ایک دو جملے اس پہ بھی سن لیجئے. ہم پچھلے پارے میں ماضی کے مسلمانوں کے حالات جان چکے, جو بنی اسرائیل, اہل کتاب, جیوز یا یہود کی صورت میں ہمارے سامنے آئے. اس پارے میں ہم امت مسلمہ, جو امت محمدیہ ہے صلی اللہ علیہ وسلم, ان کے لیے ہدایت کا لمحہ لمحہ سفر دیکھیں گے. ابھی انشاءاللہ آپ کو اس کا بھی کرواتی ہوں تھوڑا انٹروڈکشن. اس پارے میں دل کا کیا تذکرہ ہے, جو ہمارے اس سال کا تھیم ہے انوال القلوب. تو اس بارے میں دل سے متعلقات, نمبر ایک سورۃ بقرہ کی آیت دیکھیے گا 165, والذین آمنوا اشد حبا للہ, ایمان رکھنے والے لوگ سب سے بڑھ کر اللہ کو محبوب رکھتے ہیں. القلب المحب اللہ, متقی مومن, سارے آٹھ کے آٹھ دلوں کی ایک اجتماعی کیفیت ہوتی ہے کہ ان کے دلوں میں اللہ کا پیار بہت ہوتا ہے, سب سے زیادہ اللہ سے پیار. اور یہ جب اشد الف اتر جاتا ہے نا, یعنی اشد سے صرف شدید یا صرف محبت رہتی ہے. یعنی آپ اگر اس دعا کو یا اس آیت کو, لفظ اشد کو چھپا کر دیکھیں تو کیا ہوگا, والذین آمنوا حب للہ, بڑے پیار کرنے والے ہیں. یہ جب اشد اتر جاتی ہے نا, یا شدید کیفیت نکلتی ہے اور اس کی جگہ کوئی دوسرا آ جاتا ہے, تو آزمائش ہوتی ہے. دنیا میں اللہ کی محبت ہی وہ چیز ہے جو بندے سے ہدایت کے چھوٹے چھوٹے سٹیپس کور کرواتی ہے. کون چڑھے اوپر, 100 درجے ہیں جنت کے, ہم تو نیچے ہی کھڑے ہیں. تو وہی بات ہے کہ محبت فاتح عالم. علامہ اقبال نے کہا تھا کہ ہم سے کہاں پیار ہے تم کو, نیند تمہیں پیاری ہے. یعنی کس قدر تم پہ صبح کی بیداری ہے, تو فجر کے لیے وہی اٹھے گا جو والذین آمنوا اشد حب للہ میں ہوگا. تو آپ ہدایت کی طرف چلنے لگ گئے. اگر آپ اس پہ نہیں ہیں تو پہلی چیز اللہ سے یہ مانگیے کہ اللہ مجھے اپنا وہ پیار دے جس کی وجہ سے میرے لیے اطاعت کے اور عمل کے راستے آسان ہو جائیں, اور اپنا وہ خوف دے جس کی وجہ سے میرے لیے گناہ کرنا مشکل ہو جائے. پھر اگلی آیت سورۃ البقرہ 186, وَإِذَا سَأَلَكَ عِبَادِي أَنِّي فَإِنِّي قَرِيبٌ أُجِيبُ دَاعَةَ الدَّاعِ إِذَا دَعَانِ فَلْيَسْتَجِيبُوا لِي وَلْيُؤْمِنُوا بِي لَعَلَّهُمْ يَرْشُدُونَ. تو یہ ہے القلب المستجیب, قبول کرنے والا دل. جب آپ اللہ کو اپنے قریب محسوس کرتے ہیں تو دل کی ایک کیفیت ہوتی ہے, اور وہ کیا ہے, سمعنا واطعنا. ادھر سے پکار لگتی ہے, یا ایھا الذین آمنوا, تو نیچے سے آواز آتی ہے لبیک اللہم لبیک. ایک میں پچھلے دنوں میں یہ جو ہم کر رہے تھے کورس ربیہ قلبی, تو اس میں میں نے شاید کوٹ بھی کیا تھا کہ ایک بزرگ تھے, لاشعوری طور پہ جب قرآن میں آیت پڑھتے یا کہیں سے سنتے یا ایھا الذین آمنوا, تو اونچی آواز سے شروع ہو جاتے, کہتے لبیک اللہم لبیک, اللہ جی بتائیے میں ہوں, ایسے جیسے آپ کا کوئی نام لے, تو آپ ایک دم کھڑے ہو جاتے ہیں نا. یہ قلب مستجیب ہوتا ہے. دعا کیجئے فل یستجیب لی میں میرا آپ کا نام آ جائے. پھر اس کے بعد سورۃ بقرہ 204, ویشہد اللہ علی ما فی قلبی, ایک ایسا کردار ہے جس کو آپ منافق کا دل کہہ سکتے ہیں کہ وہ قسمیں بڑی کھاتا ہے, اپنی نیک نیتی پر بار بار اللہ کو گواہ ٹھہراتا ہے. جہاں آیت آئے گی تو آپ اس کو دیکھیں گے. پھر اسی طرح سے البقرہ 207, وَمِنَ النَّاسِ مَنْ يَشْرِي نَفْسَهُ ابْتِغَاءَ مَرْضَاتِ اللَّهِ وَاللَّهُ رَءُوفٌ بِالْعِبَادِ, اور دوسری طرف انسانوں میں کوئی ایسا بھی ہے جو رضا الہی کی طلب میں اپنی جان تک کھپا دیتا ہے, اور ایسے بندوں پر اللہ تعالیٰ بہت مہربان ہے. یہ القلب المتقی بھی ہے, اور یہ وہ آٹھ قسمیں جس کو قلب المہدی سے لے کر آپ سیکھ چکے ہیں, یہ ان سارے دلوں کی ایک کامن کیفیت ہوتی ہے کہ جب ان کو اللہ کی رضا نظر آ جاتی ہے تو وہ کپڑے, جوتے, کھانا, وقت, سکلز تو بڑی چھوٹی چیز ہے, وہ اپنے آپ کو بھی بیچ جاتے ہیں، وہ کہتے ہیں لو مجھے بھی بیچ کے میری چیزیں بھی اور میرا بھی کوئی مول لگتا ہے تو وہ رب کے نام پہ ڈال دو، اور پھر واقعی تو بچا بچا کے نہ رکھ، حصے والی کیفیت ایسے ہی دلوں کی ہوتی ہے. پھر اس طرح سورہ بقرہ 225 ولا کی یو کم بھی ماں کسبت قلوب کم، مگر وہ قسمیں جو تم سچے دل سے کھاتے ہو ان کی باز پرس وہ ضرور کرے گا. یعنی قسم کھانا بھی دل ہی کا ایک فعل ہوتا ہے، آپ دل سے جس چیز کو سچا سمجھتے ہیں، بڑا اچھا سمجھتے ہیں، اسی کی قسم کھاتے ہیں. تو اس کا ذکر ہم دیکھیں گے، یہ قصب القلوب ہے، یعنی دلوں کی کمائیاں، اور دلوں کی کمائیاں اگر آپ کی میری سیدھی ہو جائیں تو ہمارے سارے قبلے درست ہوتے جائیں گے، اور انشاءاللہ آپ دیکھیں گے کہ اس کے بعد پھر ہم اپنی زندگی میں ایک ایسا حسن محسوس کریں گے، ایک ایسی پیاری کیفیت ہماری ہوگی کہ جس کے بعد واقعی آپ کا دل کرے گا اللہ کی بات ماننے کو. آخری چیز جس کے بعد پھر انشاءاللہ ہم براہ راست ترجمے پہ آئیں گے، وہ کیا ہے؟ پارا 2 میں ہدایت سے متعلق آیات کا خلاصہ. یہ سب آپ کو ساتھ ساتھ بھی ملتا ہے، اور آپ کہیں گے کہ ابھی شروع میں نہ دیں ساتھ دیں، آپ فوکس کہاں ہوں گے؟ ترجمے میں آپ نے ان چیزوں کا ڈھونڈنا ہے جو آپ کو شروع میں اکٹھی اس لیے دی جا رہی ہیں. تو ہدایت کا تذکرہ اس پورے پارے میں 11 بار ہے. کچھ ہوا دل میں؟ پچھلے پارے میں کتنی تھی یاد ہے آپ کو؟ میرے تو دل پہ لکھی ہوئی ہے اللہ کی رحمت سے. اتنی بار ایک ایک پارے کو گو تھرو کیا کہ آپ تصور نہیں کر سکتے. 12 دفعہ تھا پہلے پارے میں، تو آپ 11 آگے ڈال دیجئے، آپ اینڈ پہ گن کے حیران ہو جائیں گے کہ ذالک الکتاب لا ریب فیہ ھدی للمتقین، اللہ نے اس کتاب کو کتاب ہدایت بنایا. اور یہ ہر جگہ جملہ نوٹ کر لیا کریں کہ ایک پارے میں ہدایت کا اتنی بار تذکرہ آنا کیا بتاتا ہے؟ کہ یہ صرف پڑھنے والی کتاب نہیں، ورسز ٹو ریڈ نہیں، بلکہ یہ وہ آیات ہے جس کو پڑھ کر ہدایت لیجئے. اور آج آپ کا میرا مشن بھی یہی ہے کہ اس کتاب کو ہدایت کے لیے پڑھا جائے، نہ کہ برکت اور ثواب کی غرض سے اونلی، بلکہ اس میں مزید چیزیں ہوں. تو آئیے ذرا سا نمبر نوٹ کروا دوں آپ کو، جہاں اس کا ترجمہ آئے گا آپ کانشیس ہو جائیے اور پھر دیکھیے گا. ساری سورہ بقرہ کی آیتیں کٹھی پہلے بتاؤں گی اور آگے آل عمران کی پھر بتاؤں گی. یعنی آپ حیران ہوں گے کہ اس میں سورہ بقرہ میں ہی آپ کو 11 اور 12 دیکھ لیجئے، 23 بار 23 ٹائمز ہدایت کا تذکرہ مل رہا ہے. ایک دفعہ اس میں سورت الفاتحہ بھی میں ایڈ ہوتی ہے. تو بہرحال 142, 153, 150, 177, 175, 185, 196, 195, 198 اور 213 ان سب آیات میں کہیں نہ کہیں ہدایت کا تذکرہ ہے. چلیے اللہ تعالی ہمیں آپ کو اس پہ رکھے. نیکسٹ پہ چلتے ہیں، اور وہ کیا ہے کہ ہمارا یہ پارہ سورۃ البقرہ کی آیت 142 سے شروع ہو رہا ہے، اور اس کے اندر آپ دیکھیں گے مختلف چیزیں جو آپ کو ملیں گی. ٹاپک لکھیے آیت 142 سے، کیا کیا ٹاپک آگے ہمارے سامنے آنے لگے ہیں سورت کے آخری حصے میں. نعمت ہدایت کی ناقدری پر امامت واپس لے لی گئی، یہ آپ کو پہلی ہی آیت سے جملہ مل جائے گا. پھر اس میں تبدیلی قبلہ کا ذکر ہے، اور یہاں مسلمانوں کو عمل کی دعوت ہے کہ ذرا سی سستیاں چھوڑو، تھوڑا سا اپنے آپ کو ایکٹیو کرو، نیند کم کرو، کھانا کم کرو، بہت سونا ہے قبر میں اور بہت کھانا ہے جنت میں. کلو وشربو ہنیم بما اسلفتم فی الایام الخالیہ، تو وہاں کے لیے کچھ تو گنجائش رکھو. پھر تبدیلی جو تھی اصل میں یہ قبلے کی نہیں، امت کی تبدیلی کی علامت ہے. پھر اس میں آپ کو رسول اللہ صلی اللہ علیہ وسلم کا طریقہ تدریس ملے گا. منصب امامت کی تبدیلی ہے. اقسام بر، آپ یہاں ایک اور جملہ بھی نوٹ کیجئے کہ اب یہ جو حصہ ہم پڑھنے لگے ہیں ان کا بھی خلاصہ آپ کو شاید فائدہ دے دے، کہ ہم نے پیچھے کس طریقے سے مختلف طرح سے چیزوں کو دیکھا. چلے میں 152 پہ ہی دوں گی جہاں وہ بات ہے، ابھی آپ اسی کو فوکس کیجئے. اقسام بر کی بات آئے گی 177 میں. پھر اتمام حجت، اللہ نے ہر حجت تمام کر دی کہ تم ہدایت پہ رہو، تمہیں یہ منصب نصیب ہی رہے لیکن تم نہ مانو تو تمہارا نصیب. پھر مسلمانوں کو غور و فکر کی دعوت، اور اسی طرح سے بھولے ہوئے سبق کی یاد دہانی، اور پھر اس کے بیچ میں آپ کو مصائب خمسہ بھی ملیں گی اور ہدایت والوں کا طرز عمل بھی ملے گا، اور اسی طرح سے آپ دیکھتے جائیں گے کہ یہ پارہ آپ کو مجھے ایک لیول تو ضرور ہدایت کے پاس قریب کر دے گا۔ آئیے شروع کرتے ہیں اس کے ٹیکسٹ کو۔ اعوذ باللہ من الشیطان الرجیم، سیقول السفہاء من الناس ما واللہ من قبلتہم اللتی کانوا علیہا قل للہ المشرق والمغرب یہدی من یشاء الی صراط مستقیم وکذلک جعلناکم امۃ وسطا لتکونوا شہداء علی الناس ویکون الرسول علیکم شہیدا وما جعلنا القبلۃ التی کنت علیہا الا لنعلم من یتبع الرسول ممن ینقلب علی عقبیہ وإن كانت لكبيرة إلا على الذين هدى الله۔ دیکھ لیجیے جہاں بھی ہدایت کا تذکرہ ہے۔ وما كان الله ليضيع إيمانكم إن الله بالناس لرؤوف رحيم۔ اللہ تعالیٰ بہت ہی خوبصورت پیرائے کے ساتھ اس پارے کو شروع کرواتے ہیں ہم سے۔ لکھیے آیت 142، ٹاپک جو پہلی آیت ہے، سيقول السفهاء من الناس، اس کا ٹاپک ہے جب عمل کے قبلے بدلیں گے تو شور تو اٹھے گا۔ اور یہ آپ میں سے ہر ایک نے آبزرو کر لیا ہوگا اگر آپ نے واقعی قرآن کو کتاب ہدایت بنانے کا ارادہ کر لیا ہے۔ سب سے پہلے تو ہمارے ارد گرد والے ہی بے چین ہو جاتے ہیں، پہلے تو اپنا نفس ہی نہیں مانتا، اور جب نفس کو کچھ بہلا پسلا کر ہم تھوڑا سا لیتے ہیں اپنے ہاتھوں میں تو گھر والے، پھر گلی والے، پھر محلے والے، ایسا لگتا ہے پتہ نہیں کس کس کا حق مار کے ہم اللہ کا حق دینے والے بنے۔ تو آئیے اس کو دیکھتے ہیں۔ ان قریب نادان لوگ کہیں گے کہ جس قبلے پر یہ تھے اس سے انہیں کس چیز نے ہٹایا؟ آپ کہہ دیجئے کہ مشرق اور مغرب کا مالک اللہ تعالیٰ ہی ہے، وہ جسے چاہے سیدھی راہ کی ہدایت کر دے۔ تبدیلی قبلہ ابتدائی آیات کا بنیادی ٹاپک ہے۔ اصل میں نعمت ہدایت کی ناقدری پر امت کی تبدیلی ہو رہی ہے۔ آپ کو انٹروڈکشن میں ساری کہانی سنا دی اور یہاں بتا دیا کہ ہدایت اطاعت الہی سے منسوب ہے۔ لوگ قبلے کو ہی جھگڑے کی وجہ بنا لیتے ہیں، مختلف قبلے مختلف طرحوں پہ لے کے چلتے ہیں۔ آپ کو مجھے یہاں اللہ سبحانہ تعالیٰ نے یہ بتا دیا کہ جھگڑوں میں پڑے بغیر، بحثوں میں پڑے بغیر اپنے آپ کو بدلتے جاؤ۔ اور المشرق والمغرب کا لفظ بتا رہا ہے کہ مشرق میں بھی پانچ ہی نمازیں فرض ہیں تو مغرب میں بھی پانچ ہی فرض ہیں، گھر میں ہو تو بھی پانچ، سفر میں بھی ہو گئے تو بھی پانچ۔ رکعت میں کمی بیشی اللہ نے نعمت کے طور پر، ایک تحفے کے طور پہ امت کو دے دی، لیکن اصل بات یہ ہے کہ تمہیں یہ دیکھنا ہے کہ تم اللہ کی بات مشرق میں رہتے ہوئے مانتے ہو تو مغرب میں بھی مانتے ہو کہ نہیں، اور صراط مستقیم کی طرف ہدایت کو جوڑ دیا۔ دعا کیجئے کہ یہ کتاب ہماری زندگی میں تبدیلی والی کتاب بن جائے۔ آگے دیکھیے 143 سے 147، شہداء علی الناس، اس کا ٹاپک ہے منصب امامت اور تحویل قبلہ، یعنی جب اللہ نے امت مسلمہ کو قبلے کے تبدیلی کے ساتھ ساتھ اس دور کے بنی اسرائیل کے مقابلے پہ آگے کیا تو اس کے بعد کیا اس کا خلاصہ تھا، کیا اس میں سے نکلتا ہے۔ آئیے ذرا ہم ان آیات کا ترجمہ پڑھتے ہوئے غور و فکر بھی کریں اور سوچیں کیا آخر اس میں ہمارے لیے عمل کی کیا بات ہے۔ ہم نے اسی طرح تمہیں عادل امت بنایا ہے تاکہ تم لوگوں پر گواہ ہو جاؤ اور رسول صلی اللہ علیہ وسلم تم پر گواہ ہو جائیں۔ جس قبلے پر تم پہلے سے تھے اسے ہم نے صرف اس لیے مقرر کیا تھا کہ ہم جان لیں کہ اللہ کے رسول کا سچا تابعدار کون ہے اور کون ہے جو اپنی ایڑیوں کے بل پلٹ جاتا ہے، گو یہ کام مشکل ہے مگر جنہیں اللہ نے ہدایت دی ان پر کوئی مشکل نہیں۔ اللہ تعالیٰ تمہارے ایمان کو ضائع نہیں کرے گا، اللہ تعالیٰ لوگوں کے ساتھ شفقت اور مہربانی کرنے والا ہے۔ کیا خوبصورت تسلی ہے۔ اللہ کے نبی صلی اللہ علیہ وسلم مکہ میں بیت اللہ کی طرف مکھ کر کے نماز پڑھتے رہے، بیت المقدس خود بخود اسی سیدھ میں آ جاتا ہے۔ مدینہ میں آ کر دونوں قبلوں کا استقبال یعنی دونوں کو اپنے سامنے رکھنا ممکن نہ رہا، کیونکہ ملک شام مدینہ سے ایک طرف ہے تو مکہ اس کے اپوزٹ ہے، اور جو آپ جاتے ہیں آپ سبھی اس کو جان دیکھ چکتے ہیں اور سمجھ لیتے ہیں۔ اب اس کے بعد کیا ہوتا ہے کہ جب مدینہ میں آ کر کچھ مہینے تک نبی صلی اللہ علیہ وسلم نے بیت المقدس کی طرف منہ کر کے نماز پڑھی، مقصد کیا تھا؟ کہ پہلے سے موجود دینداروں کو کانشس نہ کروں۔ مدینہ میں یہود اپنا ایک نام رکھتے تھے، ایک منوپلی تھی ان کی دین کے نام پہ، اور کچھ نہیں تھا تو وہی کافی تھے۔ اور یاد رکھیے، ہمارے یہاں کہتے ہیں اندھوں میں کانا راجا، جہاں کچھ نہیں آتا وہاں تھوڑی کچی پکی بات کرنے کرانے سننے والے بھی بہت بڑے نام لے لیتے ہیں، لیکن جب کوئی ہدایت کا پیغمبر کوئی صحیح پیغام لے کر آتا ہے تو لوگ اس کی طرف مائل ہو جاتے ہیں، اسی سے جھگڑے شروع ہو جاتے ہیں، اسی سے اختلافات شروع ہوتے ہیں۔ اللہ تعالیٰ ہمیں اس تنگ نظری سے بچائے۔ نتیجہ کیا ہوا کہ اللہ کے نبی کا دل خوش نہیں تھا، لیکن اللہ کی بات تو ماننی تھی۔ کچھ مہینے رہا، اور اس میں دیکھیں وہ حکم قرآن میں کہیں نہیں ہے، حدیث میں موجود ہے۔ اس سے پتہ چلتا ہے کہ آپ کے اوپر وحی خفی بھی آتی تھی اور آپ کی حدیث کی اہمیت ہے۔ تو بہرحال اللہ تعالیٰ نے یہاں آپ نوٹ کر لیں، 5 بار اس رکوع میں اگلے رکوع تک قبلے کا ذکر آئے گا، اور یہ عجیب خوبصورت چیز ہے جو میں نے آپ کو شاید ہی کبھی پہلے بتائی ہو۔ ابھی لکھ لیجئے کہ 5 بار قبلے کا ذکر ہے سورہ بقرہ کے اس حصے میں، اور 5 ہی نمازیں ہیں۔ کہیں سفر کی نماز کا ذکر ہے، کہیں محرم کی حد میں ذکر ہے، کبھی کہیں ہو۔ تو ادھر سے جو پتہ چلتی ہے بات وہ کیا ہے، اس کو نوٹ کیجئے گا کہ پہلی بات تو دیکھیے آیت 142 میں وَجَعَلْنَاكُمْ اُمَّتًا وَسَطًا۔ امت وسط کیا ہے؟ نمبر ایک، معتدل امت، بیلنس نیشن۔ اسلام کے سارے قوانین بڑے بیلنسڈ ہیں، افراط اور تفریط نہیں ہے۔ پچھلی قوموں نے اپنے اعمال میں تبدیلیاں کی تھی، اور اس کی ایک بہت سمپل سی مثال لے لیجئے کہ نصارہ حضرت عیسیٰ کی محبت میں اتنا آگے بڑھے کہ انہوں نے کہا بس لو لو کی بات کرو تو جنت، اور بنی اسرائیل یعنی جیوز اس کے اپوزٹ، وہ خوف میں اتنا آگے بڑھے کہ انہوں نے دوسری طرف دین کو سخت کیا۔ امت مسلمہ محبت اور اطاعت دونوں کا بیلنس سکھاتی ہے، اور اس طرح کی بہت ساری باتیں۔ تو اسلام کبھی ایکسٹریمزم کی دعوت نہیں دیتا، لکھ لیجئے۔ ہاں ہم ایکسٹریمسٹ ہیں کہاں، آگے جا کے آپ کو ایک آیت کے ساتھ لکھاتی ہوں، لیکن یہاں پتہ چلا کہ بیلنس رہو، پھر بہترین امت ہو، اور پھر جو سب سے بڑا معنی ہے وہ ایک واسطہ ہو۔ امت مسلمہ ایک واسطہ ہے، کس کے بیچ میں؟ اللہ اور انسانیت کے بیچ میں۔ انبیاء کرام کا سلسلہ اب موقوف ہو گیا، صحابہ کرام نے اللہ کے نبی سے یہ سوال بھی کیا تھا کہ آپ کے بعد کے لوگوں کو کون ہدایت کی طرف بلائے گا، تو آپ نے فرمایا کہ میری امت۔ بات تو یہ ہے، نام بہت بڑا۔ اگر امت مسلمہ کے پیدا ہونے والے بچے کو اپنی یہ حیثیت پتہ چل جائے تو کبھی پاؤں بھی زمین پہ نہ رکھے۔ کتنا اللہ پیار دے رہا ہے آپ کو، کتنا مقام دے رہا ہے، تو بولیے ہاں میں بہت اہم ہوں، ہم بڑے لوگ ہیں، ہم چھوٹے نہیں ہیں، کیونکہ اللہ نے ہمیں چنا ہے۔ 143 آیت کا تمغہ بنا کر گلے میں لٹکا لیجئے، شولڈر پہ اس کا بیج آف آنر لگا لیجئے، تو کوئی حرج نہیں ہے، کیونکہ جب تک ہم بڑے نہیں بنتے ہم چھوٹے کام چھوڑتے نہیں ہیں۔ سورۃ حج آیت 78 میں بھی اللہ تعالیٰ کہتا ہے واجتباکم، تو اللہ نے آپ کو مجھے چنا۔ مگر افسوس، آج 2 بلین لوگ کلمہ تو پڑھتے ہیں لیکن نماز نہیں پڑھتے، قرآن نہیں پڑھتے۔ اسی لیے پھر ترجیحات بدل گئیں، ہماری زندگی کی دوڑ دھوپ بدل گئی۔ نبی کی ہجرت کس لیے تھی؟ مکہ سے مدینہ نہیں تھی وہ ہجرت، وہ اللہ کے حکم کی طرف ہجرت تھی۔ بندہ مومن کا دل کمپس ہوتا ہے، جدھر اللہ گھمائے وہ گھوم جاتا ہے۔ آج ہماری ہجرتیں کس لیے؟ بل گیٹ کا مقابلہ کرنے کے لیے، ملینیرین سے بلینیرین بننے کے لیے۔ تو آج آپ کو مجھے ادھر اپنے آپ سے چند باتیں کرنے کی ضرورت ہے، اور وہ کیا ہے کہ شہداء علی الناس، امت مسلمہ کا مقام اور ذمہ داریاں۔ دنیا میں حق کی گواہی دینی ہے، اللہ کا پیغام دوسروں تک پہنچانا ہے، اور اگر اس میں آپ اور میں کھپ گئے تو وہ کہتے ہیں نا کہ تو نے خرید کر انمول کر دیا، ہم کنکر تھے، رب نے ہمیں اپنے کام میں لگا کر ہیرے متا دیا۔ اگر میری آپ کی یہ 30, 40, 50, 60 سال کی زندگی اس مشن میں کھپ جائے تو بہت قیمتی ہو گئے۔ اللہ کے نام پر جینا اور مرنا سیکھ لیجئے، اس سے بڑا کوئی مقام نہیں، کیونکہ جب مقام بڑا ہے تو کام بھی بڑے کرنے ہوں گے۔ اور اگلا حصہ پارے کا تقریباً آپ کو بتاؤں گی آگے جا کر کہاں تک اسی بارے میں کہ اس رستے میں پھر جب مشکلات آئیں تو بھی صبر کرو اور کبھی کبھی تو دین کی گواہیاں دیتے ہوئے جان کی بھی شہادت دینی پڑتی ہے۔ تو اللہ تعالیٰ آج ہمیں یہ بھولا ہوا سبق سکھائے۔ ہم روٹی کھانے پکانے کمانے کے لیے دنیا میں نہیں بھیجے گئے، ہمارے مردوں کا زندگی کا مقصد مال کمانا نہیں تھا، خواتین کا پکا کر کھلانا نہیں تھا، خواتین کا مقصد حیات نسلیں تیار کرنا تھا، بچے دین کے کام کے قابل ہو جائیں، اور مردوں کا حکم تھا، مردوں کا کام تھا کہ وہ حلال لے کر آئیں۔ جہاں مال کی بات آئے گی وہاں میرا یہ جملہ یاد کیجئے گا، ابھی لکھوا دیتی ہوں کہ مال کی حیثیت ہمارے زندگی کے معاملات میں ایسے جیسے جسم میں خون، خون بگڑ جاتا ہے نا تو سارے جسم میں بیماریاں آ جاتی ہیں، خون صاف ہوتا ہے تو بیماریوں کی بلکہ ہلکے پھلکے جو جراثیم جسم میں گئے ہوتے ہیں نا وہ بھی نکل جاتے ہیں جسم سے۔ جس گھر کا مرد مال حلال لے کر آئے گا وہاں سے نسلیں خوبصورتی سے تیار ہوں گی، وہاں دین کے کام کی طاقت بھی ہوگی، انرجی بھی ہوگی، وہاں کی عورتوں کی نگاہیں بھی جھکی ہوں گی اور وہ فضول خرچیوں میں نہیں پڑی ہوں گی، بیکاریات میں نہیں ہوگی، اور جہاں مال بدل گیا وہاں عمل کے قبلے بھی بدل جاتے ہیں۔ ایسے ہی کچھ قبلے کی تبدیلی کے لیے نبی صلی اللہ علیہ وسلم کے دل کی جو کیفیت تھی، اب دیکھیے کہ آپ اللہ کے نبی ہونے کے باوجود اپنی مرضی سے قبلہ تبدیل نہیں کر رہے تھے، آسمان کی طرف آپ کا نگاہیں اٹھانا اللہ کو اتنا پیارا لگا، کیا فرمایا دیکھیے گا آیت 144 کو، قَدْ نَرَى تَقَلُّبَ وَجْهِكَ فِي السَّمَاءِ، ہم آپ کے چہرے کو بار بار آسمان کی طرف اٹھتے ہوئے دیکھ رہے ہیں، اب ہم آپ کو اس قبلے کی طرف متوجہ کریں گے جس سے آپ خوش ہو جائیں گے، آپ اپنا منہ مسجد حرام کی طرف پھیر لیں، آپ جہاں کہیں ہوں اپنا منہ اسی کی طرف پھیرا کریں، اہل کتاب کو اس بات کے اللہ کی طرف سے برحق ہونے کا قطعی علم ہے اور اللہ ان اعمال سے غافل نہیں جو یہ کرتے ہیں۔ اللہ اکبر کبیرہ۔ رسول اللہ صلی اللہ علیہ وسلم کی قلبی کیفیات اور قبلہ تبدیل کر دیا گیا، شاید اسی پہ کسی نے کہا کہ نگاہ مرد مومن سے بدل جاتی ہیں تقدیریں۔ اللہ کے ہاں نبی صلی اللہ علیہ وسلم کا مقام دیکھیے اس ایک آیت کی روشنی میں، اور اللہ کے نبی صلی اللہ علیہ وسلم کی نگاہ سے اللہ نے آپ کے ہونٹوں سے نکلی ہوئی دعاؤں کا کام لیا۔ ایک طرف آج امت مسلمہ دعاؤں پہ دعائیں مانگ رہی ہے، امام کعبہ بھی حرم میں مانگتے تھے، آج کل کا تو مجھے نہیں پتا، ہر مسجد میں دعائیں ہیں، ہر مدرسے میں دعائیں ہیں، ہر ختم قرآن پہ دعائیں ہیں، اور ایسا لگتا ہے کہ اللہ کے نبی کی وہ حدیث کا وقت آ چکا پورا ہونے کا کہ ایک وقت ایسا آئے گا کہ اللہ اتنا خفا ہوگا، اتنا ناراض ہوگا کہ نیک لوگ بھی دعا کریں گے تو اللہ تعالیٰ وہ دعا قبول نہیں کرے گا۔ تو دعا کیجئے کہ اللہ کے ہاں یہ مقام ہو جائے کہ قد نرا تقلب وجھک فی السماء۔ اور یہاں سے ایک بات اور بھی اپنے لیے عملی طور پہ لکھیے، کیونکہ ابھی آپ ہدایت کی طرف بڑھنے والی ہیں، ابھی آپ کانپ رہی ہیں، میرے تصور میں آپ کے دل کی کے دھڑکنوں کی آوازیں آ رہی ہیں، ہائے 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 قرآن پڑھ کے کیا چھوڑنا ہے کیا، فکر نہ کیجئے۔ اس وقت اپنے لیے یہ دعا کیجئے کہ اللہ میری بھی زندگی کا قبلہ بدل دے۔ پھر آگے آیت 145 میں فرمایا، اور اگرچہ آپ اگرچہ اہل کتاب کو تمام دلیلیں دے دیں لیکن وہ آپ کے قبلے کی پیروی نہیں کریں گے۔ کیوں؟ جب دل میں تعصب ہوتا ہے نا تو کسی کی بات سن کے لگے چاہے وہ سچی دل میں اترے لیکن مانتے نہیں لو، کیونکہ وہ ہمارے فرقے سے نہیں، ہماری جماعت سے نہیں۔ ایسا ہی تعصب اہل کتاب کو اللہ کے نبی کے ساتھ، حالانکہ وہ بھی مسلمان یہ بھی مسلمان۔ دعا کیجئے امت مسلمہ سے فرقہ واریت ختم ہو جائے۔ آج تعصب کے ساتھ اچھی بات کو لوگ ریجیکٹ کر دیتے اور اپنا ہونے کی وجہ سے جیسی تیسی بات ہے اس کو قبول کر کے بلکہ اس کو پرموٹ کرنے لگ جاتے، تو اللہ تعالی ہمیں حق بات کو آگے کرنے والا بنا دے۔ فرمایا، اور نہ آپ ان کے قبلے کو ماننے والے ہیں اور نہ یہ آپس میں ایک دوسرے کے قبلے کو ماننے والے ہیں، اور اگر آپ باوجود اس کے کہ آپ کے پاس علم آ چکا ہے پھر بھی ان کی خواہشوں کے پیچھے لگ جائیں تو بالیقین آپ بھی ظالموں میں سے ہو جائیں گے۔ اللہ اکبر، کتنی سخت آیت اللہ کے نبی کے سنیریو میں دیکھیے کہ نبی بھی ایسی باتیں کسی کی نہیں مانے گا جو اس کو ہدایت سے اتار دے اور باقی رہ گئے یہ لوگ تو الذین آتیناہم الکتاب یعرفونہ کما یعرفون ابناءہم جنہیں ہم نے کتاب دی وہ تو ان کو ایسا پہچانتے ہیں جیسے کوئی اپنے بچوں کو پہچانے ان کی ایک جماعت حق کو پہچان کر پھر چھپاتی ہے جیسے کوئی اپنے بچوں کو پہچانے ان کی ایک جماعت حق کو پہچان کر پھر چھپاتی ہے آپ کے رب کی طرف سے یہ سراسر حق ہے خبردار آپ شک کرنے والوں میں سے نہ ہو جائیے یہاں دیکھیں یعرفونہ کی بات ہے تو جب دل آپ کا کسی بات کی گواہی دینا کی بات ہے سچ تو مان لیجئے سچ اور حق کی ایک پہچان لکھ لیں بس اس وقت اپنے لیے کہ دل میں جاتا ہے عربی فارسی میں بھی کہتے ہیں نا کہ جو دل سے نکلتا ہے وہ دل میں جاتا ہے بر زبان خیز اور بس کچھ اس طرح کا جملہ ہے تو تاثیر تب آتی ہے جب بات دل سے کی جاتی ہے اس کے بعد آیت 148 سے 150 وَلِكُلِّن وِجْهَةٌ هُوَ مُوَلِّيهَا فَاسْتَبِقُوا الْخَيْرَاتِ ٹاپک لکھئے نیکیوں کی سبقت بحثے چھوڑو جھگڑے چھوڑو اپنے آپ کو کسی گروہ اور فرقے سے جوڑنا چھوڑو کرو کیا نیکیوں کی طرف بھاگ دوڑ کرو فَاسْتَبِقُوا الْخَيْرَاتِ نیکیوں کی طرف بھاگو کیونکہ ہر شخص ایک نہ ایک طرف متوجہ ہو رہا ہے تم اپنی نیکیوں کی طرف دوڑو جہاں کہیں بھی تم ہوگے اللہ تمہیں لے آئے گا اور اللہ تعالیٰ ہر چیز پر قادر ہے ذرا سے اس جملے پہ غور کیجئے 148 البقرہ فَاسْتَبِقُوا الْخَيْرَاتِ سوال کیجئے خود سے وَلِكُلِّن وِجْهَةٌ هُوَ مُوَلِّيهَا میرا وجہ کیا ہے وجہ کہتے ہیں وہ چیز جو دل میں سمائی ہو جیسے نیو بورن بیبی ماں کا وجہ ہوتا ہے سوتے میں جاگتے میں کام کرتے میں بار بار اس کو دیکھتی ہے ہائے سوئے سوئے کو بھی دیکھ رہی ہے سانس چیک کرتی ہے سو گیا اٹھا کیوں نہیں دودھ نہیں پیا یہ وجہ ہے لکھیے اپنے لیے میرا وجہ کیا آپ کہیں گے میرا وجہ آج کل میرا سیل فون ہے آکسیجن ماسک بن گیا ٹھیک ہے کوئی بری بات نہیں ہے اندر کیا اس کے اندر کسی کا پیسہ کمانا ہے کسی کا شاپنگ ہے کسی کا رسم و رواج ہے اور کسی کا وجہ تو شادی اور بیاہ ہے دل دماغ گردے پھیپھڑے اندر کے 101 آرگنز پہ صرف شادی کا جملہ سوار ہے کیونکہ صرف 6 ماہ رہ گئے اور ابھی 6 گھنٹے بعد کوئی ایک ایسی ذمہ داری ہے دین کی اس کی فکر نہیں ہے اپنا وجہ بدلیے یہ قبلہ ہوتا ہے جو چیز آپ کی زندگی میں اہم ہوتی ہے نا آپ اسی کے لیے جیتے ہیں اور آپ اسی کے لیے مرتے ہیں دوسری بات اس سے کیا پتا چلتی کہ بحثیں نہیں کرنی کام کیجئے خدا کے لیے کام کیجئے زندگی بہت تھوڑی ہے اب آپ کا میرا پریپریشن کا وقت نہیں ہے سرونگ ٹائم ہے یہ گھر مہمان آ جائیں اور آپ کہتے نہیں ذرا میں ایک اور ڈش نہ بنا لوں پھر ایک اور بنائیں گے تو مہمان چلے جائیں گے آج امت مسلمہ معذرت کے ساتھ اپنے سمیت دین کا کام کرنے والوں کو کہتی ہوں چھوڑ دیجئے نا باقی باتوں کو لوگوں کو آگ سے بچائیے کتنے ہدایت کے طلبگار لوگ آپ کا منہ دیکھ رہے ہیں ان کو بلائیے ہمارے آپس کے جھگڑے ہماری بحثیں ہمارے مناظرے اور ہمارے ایک دوسرے کو کافر فاجر اور ایک کو کم اور ایک کو زیادہ گرداننا بہت سارے ہدایت کے طالبوں کو پیچھے کر رہا اور اگر آپ خود ہدایت کی طالبہ بن کر میری بات سن رہی ہیں تو پھر آپ ان باتوں کو چھوڑ دیجئے قرآن آپ کے سامنے ہے اللہ کے نبی کا فرمان آپ کا دل بتائے گا کہ آپ کدھر جائیں اور وہ حکم دیا جا رہا ہے 149 میں وَمِنْ حَيْثُ خَرَجْتَ فَوَلِّ وَجْهَكَ آپ جہاں سے نکلے اپنا منہ نماز کے لیے مسجد حرام کی طرف کر لیا کریں یہی حق ہے آپ کے رب کی طرف سے جو کچھ تم کر رہے ہو اس سے اللہ تعالیٰ بے خبر نہیں ہے صرف آخری جملے پہ غور کریں وَمَا اللَّهُ بِغَافِلٍ أَمَّا تَعْمَلُونَ عقیدے سے جڑی ہوئی یہ بات ہے اگر آج ہمیں اس کا یقین ہو جائے تو دودھ میں پانی کوئی نہ ملائے پھر مرچوں میں کوئی اینٹوں کا چورا نہ ملائے اور بڑے بڑے حکمران جو ملک کو بیچ کر کھا جائیں وہ کبھی نہ کھا سکیں یعنی ایک ریڑھی والا گلے سڑے آم نیچے رکھ کر اوپر اچھے آموں کی پیٹی کبھی نہ بیچے اور دنیا کے بڑے بڑے لوگ دنیا میں آنے کے بعد غلط کام نہ کریں اگر ان کو وَمَا اللَّهُ بِغَافِلِنَا مَا تَعْمَلُونَ کا یقین ہو اور ان دونوں میں تو آپ نہیں ہے نہ میں آپ ریڑی لگانے والوں میں نہ ہم سیاست دان ہیں تو پھر اپنے لیے گمان لکھئے اور وہ کیا ہے کہ میں نے ہر لمحے اللہ تعالیٰ کو اپنے پاس پانا ہے اور اس کو لکھ کر لگا لیجئے یہ آپ کی ایکٹیویٹی بھی بن سکتی ہے کہ جو کر رہی ہوں اللہ کی نگاہوں میں ہوں اور اللہ تعالیٰ مجھے सही काम करने की तौफीक अता फरमाए। फिर फरमाए, और जिस जगह से आप निकले अपना मुंह मस्जिद हराम की तरफ फेर लें, और जहां कहीं तुम हो अपने चेहरे इसी की तरफ किया करो, ताकि लोगों को कोई हुज्जत तुम पर बाकी न रहे सिवाय इन लोगों के जिन्होंने इनमें से जुल्म किया है। बस तुम इनसे न डरो और मुझसे ही डरो, ताकि मैं अपनी नेमत तुम पर पूरी करूं, और इसलिए भी कि तुम राह रास्त पाओ। हुज्जतों में ना पड़ो, अल्लाह ने इत्मा में हुज्जत कर दिया। और तकरार है किबले की तब्दीली की, 5 बार आपने ये जुमला सुनना है इन आयतों में, ताकि नमाज की अहमियत का भी पता चल जाए, और जिंदगी के किबलों को भी तब्दील करो। शादियों के किबले तब्दील करो, मरने जीने के किबले तब्दील करो, बच्चों की तरबियत के किबले ठीक करो, अपने पहनने ओढ़नों के किबले तब्दील करो। अभी आप हिदायत की तरफ आने वाली हैं, डर रही हैं, बिल्कुल ना घबराएं। ये जुमले आपके लिए नहीं है, लेकिन ये उनके लिए हैं कि जो अब हिदायत की तरफ बुलाने वाले बन गए और अभी तक उनका हाल हुलिया ठीक नहीं है। हर एक अपने मुकाम को समझते हुए इसको ले। फिर आगे देखिए कि आयत 150 में आपने जो बात देखी वाली हो, तिम्मा नेमती अलैकुम वलअल्लकुम तहतदून, तो सवाल लिखिए कि ये कौन सी नेमत है जिसका इतमाम हो रहा है। इतमाम हुज्जत से इतमाम नेमत क्या होता है कि जो मांगा वो मिला। तो बैतुल्ला मरकज़े हिदायत है। आप देखिए, सबसे पहले आप देखिए कि बैतुल्ला का अपना मुकाम है ना। आज भी मेरा हाल है, अपने घरों की आबादी, जो घरों में रहने की वजह से एक साल से लोग परेशान ही हो गए कि अब तो घर में सारा वक्त रहने की वजह से और काम बढ़ गए। अब तो चूल्हा चौंका बढ़ गया, अब तो खाना पीना बढ़ गया। लेकिन आज भी आप टेलीविजन पे अगर खाली हरम की तस्वीर देखें तो खिंच पड़ती है ना, तकलीफ होती है ना। तो खाना काबा, बैतुल्ला, ये उन लोगों को भी पता था कि आखिरी उम्मत का किबला यही होगा, तो ये अल्लाह की नेमत है। फिर इस तरह ये विरासत इब्राहिमी है, मनसबे इमामत है। पिछली किताबों में ये बात लिखी हुई थी कि आखिरी नबी की उम्मत का किबला बैतुल्ला होगा, और आपके मेरे मौजू से मुतल्लिक सबसे बड़ी बात ये मरकज़े हिदायत है। अपने लिए इसको अपने अमल की रखिए बात। अगर किसी के हिदायत से बिगड़ने का शुबा है या यकीन है, अल्लाह के घर ले जाए। खुद ऐसे बिगड़े में है ना, आपका दिल नहीं ना टिक टिकता। आप कहती हैं मेरे अंदर दिल में आ गए, मैंने 5 वक्त नमाजी होना, या अपने किसी बच्चे को, अपने बड़े को, शौहर को, कुछ दिन के लिए मक्का चले जाए। वहां 5 वक्त में उठती हुई अजानों की आवाजें और शटर बंद होना, इंशाल्लाह आपकी जिंदगी में इस चीज को ले आएगा। और बहुत सारे लोगों के लिए देखा गया, एक तो अल्लाह की किताब बदल देती है, जो इंशाल्लाह इस वक्त आपने शुरू कर ली है और आखिर तक सीखने की एक नीयत और इरादा भी किया। और दूसरी चीज बैतुल्ला, बिगड़े हुओं को सीधा करने वाली जगह है। अल्लाह ताला हमें हिदायत के एतबार से बेहतरीन मुकाम और मनसब पे रखे, और हम इन सारी चीजों को पढ़ते और सुनते वक्त अपनी और उन तमाम चीजों की हिदायत की फिक्र करें कि जो अल्लाह ताला ने रखी हैं। फिर आगे देखिए आयत 151, कमार सल्नाफीकुम रसूलन। यहां आपको रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का 5 नुकाती तरीके तदरीस मिलेगा, 5 different angles, यानी नबी सल्लम बहसियत मुअल्लिम। और यहां आप याद करिए कि हजरत इब्राहिम अलैहिस्सलाम की पिछले पारे की दुआ जो हमने शुरू में देख ली, आयत 129 में इब्राहिम ने एक दुआ मांगी थी कि अल्लाह तूने अब एक घर तो मुझसे बनवा लिया, मैंने और मेरे बेटे ने मिलकर इस घर की बुनियादें तो उठा दी है, अब तू क्या कर। 129 में देखा था, रब्बना वबसीहिम रसूलम मिनहुम यतलू अलैहिम आयातिक वयुअल्लिमुहुमुल किताब वल हिक्मा वयुज़क्कीहिम इन्नका अंतल अज़ीज़ुल हकीम। यहां रुकिए जरा, इब्राहिम अलैहिस्सलाम की ये दुआ इस आयत में आपको पूरी होती दिखेगी, लेकिन दुआ की कबूलियत में वक्त कितना लगा? 4000 साल। कहने वालों ने बड़ी प्यारी बात कही कि इब्राहिम ने भी किसी की हिदायत की और किसी के नबी बनने की दुआ की तो उसको 4000 साल लग गए, और मोहम्मद अरबी ने भी एक शख्स की हिदायत की दुआ की और वो उम्र फारूक बन गए, और अल्लाह ने उनको चंद घंटों में आपके पास रख दिया। साहबी कहते हैं, सुबह ही तो मैंने देखा था अल्लाह के नबी कह रहे थे कि अल्लाह या तो उमर बिन खत्ताब, या फिर जो अबू जाहल का नाम था अबुल हकम, उससे इस्लाम को तकवीयत दे दे। तो पता क्या चलता है कि असल चीज उस्ताद है। आप कुर्सियों की जगह सोफे रख लें, सोफों के ऊपर कुशन रख दें, बल्कि अच्छा और अच्छी नींद आएगी। کیونکہ آپ نے تو ان کو لوریاں دینی ہیں اور وہ سوئے رہیں گے بیٹھے، تو استاد کی حیثیت آج عمارتیں بنانے پہ زور ہے اور چندے اور فنڈ ریزنگ، اور جو بندہ بیٹھ کے ادارہ بنانے کی کوششوں میں پڑا ہوا ہے۔ ہمارا دین کیا سکھاتا ہے؟ درخت کے نیچے بیٹھ جاؤ، ٹوٹی چھت کے نیچے بیٹھ جاؤ، ٹپکتی چھت کے نیچے بیٹھ کر محمد عربی صلی اللہ علیہ وسلم کی طرح کی تعلیم دینے لگ جاؤ، اللہ خود ہی عمارتیں بھی کھڑی کر دے گا۔ کیا کرنا عمارتوں کو لے کے، اتنے بل اپنے نام پہ ڈالنے ہیں؟ تو آئیے دیکھتے ہیں کہ اللہ کے نبی نے ایک بگڑی ہوئی امت کا تزکیہ کیسے کیا۔ اور میں اس آیت پہ ہمیشہ سینسٹیو ہوتی ہوں، آج بھی اسی کی ضرورت ہے۔ آج پوری امت، وہ عربی قوم ہے یا عجمی ہے، وہ پاکستانی ہے، انڈین ہے، بنگالیز ہیں یا صومالیز، کا تو مجھے اتنا نہیں پتا، جو ہمارے اراؤنڈ لوگ ہیں، مجھے لگتا ہے کہ آج اس طریقہ تعلیم کو عام کرنے کی ضرورت ہے۔ دیکھیے گا، جس طرح ہم نے تم ہی سے ایک رسول بھیجا جو ہماری آیتیں تمہیں تلاوت کرتا ہے اور تمہیں پاک کرتا ہے اور تمہیں کتاب و حکمت اور وہ چیزیں سکھاتا ہے جس سے تم بے علم تھے۔ کیا پتہ چلا، آج ہمارے سلیبس میں مسنگ یہ ہے۔ اسلامیات کے نام کی ایک چھوٹی سی بکلٹ بھی موجود ہے، دینیات کے نام کی ایک پتلی سی خاکی کاغذ پہ چھپی ہوئی کتاب بھی ہے، آپ کے میٹرک کے کورس میں سورۃ توبہ بھی ہے۔ آپ کو پتا ہوگا، پاکستان کا میں بتا رہی ہوں، آج چینج ہو گیا تو ہو سکتا ہے، بڑی بات نہیں، لیکن جب میں نے دیکھا، آپ کی ماسٹرز کی کلاس میں سورۃ بقرہ بھی ہے، لیکن سب پڑھنے کے بعد بھی نہ اس میں لفظی ترجمہ ہے اور نہ تزکیہ۔ یہ دو چیزیں آج ہمارے کلچر میں مسنگ ہے، نوٹ کر لیں۔ آج ہم قرآن پڑھتے بھی ہیں، جس کو ناظرہ کہتے ہیں، رسم بسم اللہ اور رسم آمین سے ہم سب واقف ہیں الحمدللہ۔ قرآن خوانی بڑا معروف لفظ ہے، اسی طرح سے ختم القرآن بڑا معروف لفظ ہے، پھر اسی طرح سے کچھ اور چیزیں بھی قرآن سے متعلق آتے ہیں، ایصال ثواب، حصول ثواب، میت کو بخشنا، سورۃ بقرہ کا راہداری کے طور پہ میت کے پاس پڑھنا، پھر اسی طرح سے لا الہ الا اللہ کا ورد جو قرآن کی ایک آیت ہے۔ لیکن جو چیز مسنگ ہے، وہ دو چیزیں مسنگ ہیں، لفظ بلفظ ترجمہ، تاکہ اس کو اپنی نمازوں میں لائیں تو آپ کی نمازیں زندہ ہو جائیں۔ ایاک نعبد و ایاک نستعین میں کیا کہا، یہ غلامی اور بندگی کی باتیں ہیں۔ اور تزکیہ، ترجمہ کہتے ہیں، کیا فائدہ ہے، با محاورہ پڑھ لیتے ہیں تو پھر کبھی بھی آپ کو عربی سے اردو نہیں سمجھ آتی۔ آج بھی دیکھیے، آپ یہ، اگر آپ جو میرے ساتھ دو چار لوگ بیٹھے نا، یہ قرآن ہے میرے سامنے، آپ سونے جیسی سلائڈ چلا لیں، جب تک یہ قرآن میرے سامنے نہیں ہوتا میں نہیں بولتی، یہ ہے میرے سامنے اور میں اس میں سے آپ کے ساتھ بولتی ہوں اور کوپ کرنے کی کوشش کرتی ہوں کہ آپ کے ساتھ چلوں، کیونکہ یہ مجھے اپنا لگتا ہے۔ ترجمے والا مجھے ایسے لگتا ہے جیسے دو دوستوں کے بیچ میں کوئی تیسرا بیٹھا ہوا ہے، کوئی آپریٹر بیٹھا ہوا ہے بیچ میں، اس کو لائیے۔ اور الحمدللہ، تحدیث سے نعمت، اس سال اللہ نے ہمیں جو بہت ہی زیادہ خوبصورت نعمتیں دی، اس میں ایک فاتحہ سے ناز تک کا پروجیکٹ دے دیا ہے۔ کبھی موقع ہوا تو آپ کو بتائیں گے کہ چھوٹے چھوٹے بچے جب قرآن پڑھتے ہیں تو کیا ہوتا ہے۔ اگر اسٹوڈینٹس کا کوئی گروپ ہے تو اس میں ایک آدھ آڈیو آپ لوگ بچوں کی ویڈیو شیئر کیجیے گا، کہ اب ہوائیں چلنی شروع ہو گئی ہیں، کہ جب یہ بچے میٹرک تک پہنچیں گے تو قرآن سیکھ چکے ہوں گے، پھر ہوگا تزکیہ۔ اور تزکیہ جو قرآن کر سکتا ہے وہ اور کسی کی باتیں نہیں کرتی۔ اللہ سے دعا کیجئے کہ ہم اس کو لیں، ہم تو دنیا سے جانے کے قابل ہو گئے، ابھی تک ہمیں آخری پارے کا ترجمہ نہیں یاد، ترجمے والا قرآن نہ ہوتا ہم خالی ہیں، اللہ تعالیٰ معاف کرے۔ بڑے بڑے دین کی دعوت دینے والے مبلغین، ان کو لفظی ترجمہ نہیں آتا، وہ درس بہت اچھا دیتے ہیں، حدیث بہت اچھی بیان کرتے ہیں، فقہ پہ ان کا پورا پورا، لیکن قرآن کے اوپر نہیں ہے۔ تو اصل ہدایت کا سورس یہ تھا۔ اور جب آپ اللہ کے اس کلام کی اتنی قدر کرتے ہیں تو اللہ تعالیٰ کیا کہتا ہے، آیت 152 سے 162، فاذکرونی اذکرکم واشکروا لی ولا تکفرون، یاد الہی، اپنی زندگی کو اللہ کی یاد میں بسر کرتے ہیں، اور خاص طور پہ 152 جو آپ کو پیغام دیتی ہے، فاذکرونی اذکرکم واشکروا لی ولا تکفرون، تم مجھے یاد کرو میں تمہیں یاد کروں گا۔ کیسے؟ فرمایا، اس لیے تم میرا ذکر کرو میں بھی تمہیں یاد کروں گا، میری شکر گزاری کرو اور نشکری سے بچو۔ یہ کیا ہے؟ اللہ سبحانہ تعالیٰ آپ کو برابری پہ لا کر بات کرتے ہیں۔ آپ کو قرآن پاک میں اللہ کے چار وعدے دکھیں گے، یہ ان میں سے پہلا وعدہ ہے، نوٹ کر لیجئے، تم مجھے یاد کرو گے تو میں تمہیں یاد کروں گا۔ ایک بزرگ تھے، استاد تھے، کہنے لگے کہ مجھے پتا چل جاتا ہے کہ اللہ مجھے کب یاد کرتا ہے۔ انہوں کا بہت بڑا دعویٰ کر رہے ہو، کیسے پتا چلتا ہے؟ کہا جب میں اس کو یاد کرتا ہوں، جب میں کروں گی تو اللہ بھی یاد کرتا ہے۔ और अल्लाह तो हमें हमेशा ही याद रखता है। ये तो उसकी याद की वजह से हम जिंदा है। अगर वो हमें भूल चुका होता ना, जैसे कुरान में आता है कि जहन्नमियों को जहन्नुम में डालकर अल्लाह भुला देगा, जैसे आप मुर्गी ओवन में डालकर भूल जाए और वो जल के राख हो जाए, अल्लाह ताला की याद आपके मेरे दिल की जिंदगी है। और जिक्र की आला सूरत नमाज और कुरान है, फिर बाकी सारी चीजें उसमें आती जाएंगी। और अल्लाह अब ये देखना चाहते हैं कि अल्लाह हमें कितना याद करता है, ये भी एक सवाल लिखे। अल्लाह मुझे आप कितना याद करते हैं, ऊपर से जवाब आएगा आपके दिल में कि जितना तुम मुझे याद करती हो। तो अपने दिन की एक एक घड़ी को सामने रखकर सोचिए और कैसे अल्लाह सुबहाना तला आपको मुझे अपनी यादों में बसाने के लिए ये कुरान दे रहा है। और उसके बाद फिर अल्लाह ताला की याद कैसे है, आइए देखिए। ऐ ईमान वालों, सब्र और नमाज के जरिए से मदद चाहो, अल्लाह ताला सब्र करने वालों का साथ देता है। और अल्लाह की राह के शहीदों को मुर्दा मत समझो, वो जिंदा हैं लेकिन तुम नहीं समझते। ये क्या हो गया, ये अल्लाह ने क्या कह दिया, ये कौन सी बीमारी, कौन सी तकलीफ, ये कौन सी बात है? तो जरा सा यहां रुक के आपको कुछ बातें नोट कराऊंगी, लिखिएगा, फायदा होगा आपको। आप देखिए कि आयत 152 तक 18 रुकू पूरे होते हैं, सूरत अल बकरा के 18 रुकू पूरे हुए। पहले चार रुकुओं में चार गिरोहों का तस्करा था हिदायत के एतबार से, फिर बुनियादी दावत थी, फिर आदम का किस्सा, फिर 10 रुकू पे बनी इसराइल का तस्करा, फिर आखिर में हजरत इब्राहिम का जिक्र, और यहां उम्मत वसत की बात है। यहां तक यानी ये जो हिस्सा हमने पढ़ लिया अभी तक, ये बनी इसराइल से मुतल्लिकात से था। आगे 153 से लेके सूरत के आखिर तक 22 रुकू है, 22 रुकू। अच्छा, रुकू वहां 18 और 22 है, लेकिन आयतें देखेंगे तो बराबर बराबर की बन जाती हैं। यानी आप कह सकते हैं कि रुकू नंबर 19 से 40 तक ये है उम्मत वसत की जिम्मेदारियां, उनके इबादत कैसी हों, उनके मामलात कैसे हों। इसमें आप अभी पढ़ने लगे हैं, एक हिदायत के तालिब के लिए एक पूरा खूबसूरत लाहे अमल है कि तुम चाहते हो तो आओ, तुम्हें एक एक चीज पे गाइड किया जाएगा। आप अभी इसके बाद देखिएगा, इबादत में रोजे का जिक्र पढ़ेंगे, हज का पढ़ेंगे, जिहाद का होगा, फिर आयली मामलात, शोहर बीवी, घर, शादी ब्याह, फिर माली मामलात, कर्ज के सिलसिले की सबसे तवील आयत, निकाह, तलाक, रजात, इन्फाक, सब कुछ इससे आगे सूरत के अंत तक चलेगा। और इस पूरे हिस्से में जिसको भी पढ़ने लगे ना, पांच बड़ी बड़ी आयतें आने वाली हैं, जिसको कहते हैं कि डायमंड्स। जैसे चुटिया बुनते हैं तो आप चुटिया के अंदर कोई मोती लगा लेना तो वो कहीं भी रंग उसका सुरख हो जाता है, कहीं नीला होता है। इसमें आपको आयत बिर भी मिलेगी, आयतुल कुर्सी भी मिलेगी, आयतुल आयात मिलेगी, 164 है, और आयत दैन भी मिलेगी। यानी कुरान को जब आप दिल लगा के पढ़ते पढ़ाते हैं ना, तो फिर आपको ये अपना लगता है। तो यहां किस सबर की बात है, आयत 153 में और 4 में, ये अल्लाह के रास्ते में शहादतें, हक की गवाहियां देने का सबर है। इस बड़े मिशन को पूरा करने के लिए सबर और नमाज की जरूरत है। 143 आयत शुरू में क्या कह दिया, वजअलनाकुम उम्मतम वसता, यहां बता दिया कि वस्तईनु बिस्सबरी वस्सला। ये रास्ता आसान नहीं होता, मगर उसके लिए जो सबर और नमाज के साथ ताल्लुक रखता है, और आपको मुझे इसी की कोशिश करनी है। हत्ता कि इस रास्ते में अगर कभी जान भी देने का मौका आ जाए तो बिस्मिल्लाह कीजिए। देखिए, आप नमाज पढ़ें, रोजे रखें, कोई मुश्किलात नहीं आती, लोग और भी आपको अच्छा कहेंगे। ये सारे सबर के मराहल आते हैं जब इस कलमे की सदाकत को आप समझकर दूसरों को समझाना चाहते हैं। गोया कि आप कह लीजिए, खुद अल्लाह का बनना आसान है, दूसरों को अल्लाह का बनाना और उसके रास्ते की जिद्दोजहद, यहाँ उस सबर की बात है। अल्लाह ताला आपको मुझे इसकी तौफीक अता फरमाए। आगे आयत 155, वलनब्लुवन्नकुम बिशय्यिन मिनल खौफ, ये है मसाइब खमसा, जो पांच किस्म की तकलीफें अल्लाह ने लिख दी है कि आके रहेंगी। माएं जितनी मर्जी दुआएं दें, अल्लाह तेनू तत्ती हवा ना लाए, लगनी लगनी है, तुम कभी ना गिरो। बच्चे गिर गिर के ठीक होते हैं, जो बच्चा कभी गिरता नहीं वो तो रूई का गोला बनता है, फिर हवा भी चलेगी तो उसका नजला जुकाम होगा, और इसी तरह की दूसरी चीजें। तो अल्लाह ताला फरमाते हैं, और जब अल्लाह किसी बात को इतने शोर शॉर्ट तरीके से कह दें तो फिर उसके आने में कैसे शक करें। फरमाया, हम किसी न किसी तरह तुम्हें आजमाइश में जरूर मुब्तला करेंगे, दुश्मन के डर से, भूख और प्यास से, मालो जान और फूल फलों की कमी से, और इन सबर करने वालों को खुशखबरी दे दीजिए। वो कौन है? अल्लज़ीन इज़ा असाबतहुम मुसीबा, जिन्हें जब कोई मुसीबत आती है तो कह दिया करते हैं कि हम तो खुद अल्लाह ताला की मलकियत हैं और हम इसी की तरफ लौटने वाले हैं। जी, मुसीबत के वक्त सच्चे मोमिन का तर्ज अमल 156 सूरत अल बकरा, अल्लज़ीन इज़ा असाबतहुम मुसीबतुन कालू इन्ना लिल्लाही व इन्ना इलैही राजिऊन। इन पर इनके रब की नवाजशें और रहमतें हैं और यही लोग हिदायत याफ्ता हैं। क्या पता चला कि मुसीबत आती सब पे है, लेकिन इस मुसीबत के वक्त में इन्ना लिल्लाह कहने की तौफीक सिर्फ सच्चे मोमिनों को मिलती है। हम ये जुमला कब बोलते हैं? जब कोई फौत हो जाता है। हालांकि आप जरा से इस पे गौर करें तो मरने वाले को तो इस जुमले में से कुछ नहीं मिला। इन्ना बेशक हम लिल्लाह अल्लाह के लिए हैं व इन्ना इलैही राजिऊन, ये तो मेरे लिए, मरने वाले के लिए तो नमाज जनाजा थी जो हमें पढ़नी भी नहीं आती सही तरह। ये तो पीछे वालों को बताया जा रहा है कि तुम भी उधर ही जाने वाले हो जिधर वो गए। तो अल्लाह के रास्ते में तकलीफें आएंगी, जैसे गलत रास्तों पे चलने में भी तकलीफें आती हैं। करना क्या है, रोल मॉडल बना लीजिए। और रोल मॉडल बनाने का एक खूबसूरत तरीका आयत 158 में अल्लाह ताला ने आपको मुझे घराने से मिलाना है, मुलाकात कराई जा रही है। इन्ना सफा वल मरवा मिन शाइरिल्लाह, सफा और मरवा अल्लाह ताला की निशानियों में से है, इसलिए बैतुल्लाह का हज और उमरा करने वाले पर इनका तवाफ कर लेने में भी कोई गुनाह नहीं। अपनी खुशी से भलाई करने वालों का अल्लाह कदरदान है और इन्हें खूब जानने वाला है। जो लोग हमारी उतारी हुई दलीलों और हिदायत को छुपाते हैं बावजूद इसके कि हम इसे अपनी किताब में लोगों के लिए बयान कर चुके हैं, इन लोगों पर अल्लाह की और तमाम लानत करने वालों की लानत है। यहाँ देखे कि हजरत हाजरा का तस्करा एक घराने का सब्र है। इब्राहिम अलैहिस्सलाम ने बुढ़ापे की औलाद और शरीके हयात को अल्लाह के घर को आबाद करने के लिए अल्लाह के हुक्म पे एक वीरान जगह पे छोड़ दिया। सूरत इब्राहिम में हम पढ़ेंगे गैर अज़ीज़ ज़रइन, यानी जहां कांटा भी ना होगे, जहां घास भी ना होगे। आज उम्मत मुस्लिमा को अगर वाकई अपनी और दूसरों की हिदायत की फिक्र है तो फिर आपको मुझे घरों को थोड़ा सा डिस्टर्ब करना पड़ेगा। मुख्तसर कर लीजिए, बुनियादी चीजों को नहीं छोड़िए। मर्दों को भी अपनी कमाई के कुछ औकात में से वक्त निकालना पड़ेगा और ख्वातीन को घर की घरदारी में से कुछ औकात खाली करने पड़ेंगे, इस सोच के साथ कि अभी इंसानियत प्यासी है। हिदायत के तालिब लोग आपका मेरा मुंह देख रहे हैं। देखिए, आपके हाथ में जग हो पानी का और आपके इर्द गिर्द कुछ लोग ऐसे हों जिनकी होंठों पर पिपड़ियां हों, क्या खुद ही पी जाएंगे? क्या उस पानी को पौधों में डाल देंगे, गटर में फेंकेंगे? आज हम ये करते हैं। ये 2 बिलियन मुसलमान आज दुनिया के जितने बिलियन भी लोग हैं उनके आगे हुज्जत हैं। लोगों के लिए हिदायत का सामान बनने का जरिया बनिए तो जरूरत है इस बात की कि अपने जात के खौल से निकलिए और अल्लाह की बात उसके बंदों तक पहुंचाए। फिर आगे देखिए आयत 159 में एक बहुत ही बुनियादी बात है। इन्नल लज़ीना यक्तुमून मा अंज़लना मिनल बय्यिनाति वल हुदा, हिदायत के अहकामात छुपाने वालों की सजा। यानी आपको कुरान पता है क्या? ला इलाहा इल्लल्लाह मुहम्मद रसूलुल्लाह का मतलब क्या पता है ना? आपको ये पैगाम दूसरों को देना पड़ेगा। यानी हम सोचते हैं कि ये उलमा का काम है जो 7 इल्म हासिल कर चुके और पूरा नसाब कर चुके और वो वफाक के कोर्सेज कर चुके। नहीं, आज उम्मत मुस्लिमा के पास शहादत का इल्म है, ला इलाहा इल्लल्लाह का मतलब उनको पता है और कोई आपके हमसाये में, आपके नेबर में, आपके घर में काम करने वाला बगैर इस बात को समझे दुनिया से चला गया तो कल के आमद के दिन ये सजा है। आप खुद देख लीजिए, मैं ज्यादा बात नहीं करना चाहती लेकिन अल्लाह के कलाम में आप देख लीजिए, इससे सख्त बात मुझे नहीं मिली अभी तक जितनी आयतें पढ़ी हैं। क्या जुमत मुस्लिमा पे अल्लाह की रहमतों की दूरी दिखती है? लानत का लफ्ज होता है ना, इसका अपोजिट ये कि रहमत छिन जाना। आज रहमत से दूर है, दिल सुकून से दूर है, हमारी अपनी औलादें हमारे हाथों में नहीं आ रही, हमारे अपने मर्दों की नजरें कहीं और है, हमारी अपनी औरतों के अंदर वो वफा नहीं दिख रहा, तो ये अल्लाह की तरफ से सजा होती है कि अच्छा तुम मेरे काम छोड़कर जो मैंने तुम्हें दी है जिम्मेदारियां, तुम अपनी मर्जी से जीना चाहते हो, तो फिर खुशी तो तुम्हें तभी मिलेगी जब मैं दूंगा। तो अल्लाह ताला को अल्लाह ताला ने यहाँ बहसियत मजमुई उम्मत मुस्लिमा के हर फर्द को हक बयान करने का मुकल्लफ बनाया है। और मैं आपको गवाही दे सकती हूँ या सबको गवाह बनाकर जो अभी सुन रहे हैं या बाद में सुनेंगे, इस रस्ते में मजा बड़ा है। आपको जितना इसमें लज्जत मिलती है ना, उतनी शायद मनपसंद खाने में या नरम गद्दे पे सोकर वो आराम ना मिले। ये एहसास बंदे को रुलाता है दिन में कई बार के अल्लाह तूने मुझे अपनी बात चुनने करने के लिए चुना, ये तलवार है सर के ऊपर। क्या बंदे के दिल की कैफियत है ये तो बंदा जानता है या रब जानता है, लेकिन अपनी सी कोशिश तो करनी है हमने इस पैगाम को दूसरों तक पहुंचाने की। सवाल यह है कि इस लानत से निकलने का तरीका, मगर जो लोग तौबा कर लें और इस्लाह कर लें और बयान कर दें तो मैं इनकी तौबा कबूल कर लेता हूँ और मैं तौबा कबूल करने वाला और रहम करम करने वाला हूँ। यकीनन जो कुफार अपने कुफर ही में मर जाएं, इन पर अल्लाह ताला की फरिश्तों की और तमाम लोगों की लानत है जिसमें वो हमेशा रहेंगे, न इनसे अजाब हल्का किया जाएगा और न इनको ढील दी जाएगी। अल्लाह ताला हमें इस बात से बचा के रखे कि हम उसकी लानत के शिकार हों। इसके बाद आगे आयत है 163। ये है वो एक बड़ी तवील खूबसूरत आयत जिसको आयतुल आयात कहते हैं। तकरीबन 10 के करीब आयतें आपको दिखेंगी 164 आयत में। और यहाँ वह इलाहुकुम इलाहुम वाहिद, आप इन आयतों को एक नाम दीजिए, तजदीद शरीयत इलाही। कैसे है तर्जमा पढ़िए फिर देखते हैं। हर दौर में ये अहकामात अल्लाह ने अंबिया कराम के जरिए लोगों तक पहुंचाए। वइलाहुकुम इलाहुन वाहिद ला इलाहा इल्लाहुर रहमानुर रहीम, तुम सब का एक ही माबूद है, इसके सिवा कोई माबूद एवर हक नहीं, वो बहुत रहम करने वाला बड़ा मेहरबान है। उसी की मेहरबानियों से तो आज तक चल रहे हैं। और आसमानों और जमीन की पैदाइश, रात और दिन का हेर फेर, कश्तियों का, लोगों को नफा देने वाली चीजों को लिए हुए समंदरों में चलना, आसमान से पानी उतारकर मुर्दा जमीन को जिंदा कर देना, इसमें हर किस्म के जानवरों को फैला देना, हवाओं के रुख बदलना, और बादल जो आसमान और जमीन के दरमियान मुसख्खर हैं, इनमें अकलमंदों के लिए कुदरत इलाही की निशानी है। पूरे कुरान में कोई आयत इतनी प्रोफाउंड नहीं है कि एक ही आयत में इतनी कौनी आयतों का तस्करा हो। इसके बावजूद कुछ अंधे होते हैं, आंखों के नहीं दिल के अंधे होते हैं। रब की बनाई हुई इस दुनिया में चलते हैं फिरते हैं, उनको कश्तियां भी दिखती, समंदर पे भी जाते, बादलों को भी देखते, हिली स्टेशंस पे भी जाते, लेकिन उनको रब नहीं दिखता। बल्कि वमिनन नासी मैयत तखिज़ु मिन दूनिल्लाहि अंदादा, बस लोग ऐसे भी हैं जो अल्लाह के शरीक औरों को ठहरा कर इनसे ऐसी मोहब्बत रखते हैं जैसी मोहब्बत अल्लाह से होनी चाहिए, और ईमान वाले तो अल्लाह की मोहब्बत में बहुत सख्त होते हैं। काश के मुशरिक लोग जानते, जबकि अल्लाह के अजाब को देखकर जान लेंगे कि तमाम ताकत अल्लाह ही को है और अल्लाह ताला सख्त अजाब देने वाला है, तो हरगिज शिर्क न करते। यह है जी खूबसूरत आयत वल्लज़ीना मनुशद्दु हुब्बलिल्लाह 165 अल बकरा। अल कल्बु अल मुहिब्बुल्लाह, अल्लाह से मोहब्बत करने वाला दिल, ये मोहब्बत है जो फासलों को समेटती है। राह हक में बंदा जान भी दे दे तो बंदा खुश होता है, और इस मोहब्बत को आज पैदा करने की जरूरत है। अपने दिल को चेक कीजिए, क्या मुझे अल्लाह से सबसे ज्यादा मोहब्बत है? ये है वो आयत जिसपे आप लिखिए, यस वी मुस्लिम्स आर एक्सट्रीमिस्ट, बट कैसे? आई एम एक्सट्रीमिस्ट इन लविंग अल्लाह, आई एक्सट्रीमली इन लव विद अल्लाह, I extremely love to my mom. I extremely love to my wife. I extremely love to my husband. जायज मोहब्बतों में एक्सट्रीमिस्ट बनिए और अल्लाह की मोहब्बत में इतने आगे चले जाइए कि आपको रस्ते की हर रुकावट दूर होती भी महसूस हो। लेकिन अमूमन इसका अपोजिट दिखता है। शिर्क की बुनियाद अल्लाह की मोहब्बत का कम होना और उसकी जगह दूसरों की मोहब्बतों का ज्यादा हो जाना है। कैसे? देखिएगा अगली आयत 166। बड़ी ही तकलीफ होती है इस आयत को पढ़कर, और ऐसे लगता है कि दुनिया में तो खूब नजराने और बहुत सारी चीजें लोग दीन के नाम पर बड़े बन के ले लेंगे, लेकिन क़यामत के दिन के हालात। और इसको पढ़ते हुए जरा सा इमेजिनेशन में कोई ऐसा गिरोह लेकर आइए जो हकीकत में अपने आप को किसी भी इंसान, चाहे वो जिंदा है या फिर पहले जिंदा था और अब आज उसकी कब्र को लोगों ने एक बहुत बड़ा मुकाम बना दिया अपने क़ुर्ब का, तो जरा सा सुनिएगा। वो लोग जो अल्लाह से ज्यादा मोहब्बत दूसरों से इस तरह की करते हैं कि उसमें फिर अल्लाह का हक भी नहीं दे पाते, तो कल क़यामत के दिन क्या होगा उनके साथ। इस तबर्रुल्लज़ीनत्तबऊ, जिस वक्त पेशवा लोग अपने ताबेदारों से बेजार हो जाएंगे और अज़ाब को अपनी आंखों से देख लेंगे और कुल रिश्ते नाते टूट जाएंगे और ताबेदार लोग कहने लगेंगे, काश हम दुनिया की तरफ दोबारा जाएं तो हम भी इनसे ऐसे ही बेजार हो जाएं जैसे ये हमसे हैं। इस तरह अल्लाह इन्हें इनके अमाल दिखाएगा इनको हसरत दिलाने के लिए। ये हरगिज जहन्नुम से नहीं निकल पाएंगे। अल्लाह तआला से दुआ कीजिए हर तरह का शिर्क खफी और जली हमारी जिंदगियों से निकाल दे। आगे 168 में कुछ हलाल और हराम की बातें हैं, क्योंकि ये जिंदगी का एक बहुत अहम चैप्टर है। गाड़ी में गलत पेट्रोल डल जाए तो वो झटके देती है, मोबाइल ऑयल में तिनका आ जाए तो गाड़ी का इंजन धुआं देने लगता है। इसी तरह पेट में हराम के लुक्मे जब जाते हैं तो ये मकसद हयात और ये शहादत अलन्नास तो बड़ी दूर की बातें लगती हैं। पांच वक्त की नमाज भी मुसलमान नहीं पढ़ पाते। तो लिहाजा इस दर्द के साथ सुनिएगा, या अय्युहन्नास कुलू मिम्मा फिल अर्दी हलालन तय्यिबा, लोगों जमीन में जितनी भी हलाल और पाकीजा चीजें हैं इन्हें खाओ पियो और शैतानी राह पर मत चलो, वो तुम्हारा खुला दुश्मन है, वो तुम्हें सिर्फ बुराई और बेहयाई का और अल्लाह ताला पर इन बातों के कहने का हुक्म देता है जिनका तुम्हें इल्म नहीं। और इनसे जब कभी कहा जाता है कि अल्लाह ताला की उतारी हुई किताब की ताबेदारी करो तो जवाब देते हैं कि हम तो इस तरीके की पैरवी करेंगे जिस पर हमने अपने बाप दादाओं को पाया, गो इनके बाप दादा बेअकल और गुम करदा रहा हूं। देखिए आप बाप परस्ती बड़ी प्यारी है अगर उनकी तरह की सदाकत सच्चाई और हया रखी जाए। हमारे बड़े बहुत अजीज है हमें, वो अच्छे थे, नानियां दादियां बड़ी बाहयात थीं, फोकस थीं, बच्चों की अच्छी तरबियत करती थीं, फजर से पहले उठ जाती थीं, घर में तहज्जुद के वक्त पे आवाजें आती थी, बहुत अच्छा मानिए कीजिए। दादी के वक्त का कोई सोफा रखा है तो उसको भी लाइए मेन ड्राइंग रूम में। दादी का गरारा और दादी का जो बड़ा सा दुपट्टा और घूंघट वाला था वही पहनाइए बेटी को। देखा क्या ये सब तो नहीं करते और बेइल्मी का नाम क्या रखते हैं, हमारे तो बड़े यही करते थे। ये था वो मेन फोकल पॉइंट जिसने मक्का वालों को नबी की सच्ची दावत से दूर किया। और आज भी हिदायत के तालिब लोगों को कहूंगी ये नुक्ता एक साइड पे रखकर इस बात को सुने। लोग कहते हैं हमने तो कभी नहीं सुना, तो सवाल ये कि आपने कभी कुरान कहां सुना था? हमने तो कहीं नहीं पढ़ा, आपने क्या क्या पढ़ लिया? सही बुखारी मुस्लिम सिया सित्ता आपने पढ़ी? तो फिर आप तो पहली दफा ही पढ़ रहे हैं, अल्लाह का कलाम तो यही कहता है। और ऐसे लोगों का अमूमन जवाब क्या होता है? और इनसे जब कहा जाता है कि अल्लाह की पैरवी करो, आप देखिए ये कुरान कहता है आप और मैं नहीं कहते। कुरान की वो आयतें खोल खोल कर आपको अपना आईना बनता दिखती हैं जिसमें वो चीजें जिसमें हमारी पिछली जिंदगी पर तनकीद होती है। तो बस इसके तर्जमे पर गौर करेंगे तो उसके बाद आपको हकीकत की तरफ रास्ता मिलता जाएगा। इसके बरक्स कुफार की मिसाल इन जानवरों की सी है जो अपने चरवाहे को सिर्फ पुकार और जो अपने चरवाहे की सिर्फ पुकार और आवाज को सुनते हैं, मुराये के समझते नहीं। वो बहरे गूंगे और अंधे हैं, इन्हें अकल नहीं। आज भी लोग कुरान बस ऐसे ही सुन रहे होते हैं, आवाजों में खो गए, ट्यून में खो गए, धुन में चले गए। अल्लाह ताला फरमाते हैं یا ایھا الذین آمنو، اے ایمان والو، جو پاکیزہ چیزیں ہم نے تمہیں دے رکھی ہیں ان کو کھاؤ پیو اور اللہ کا شکر کرو اگر تم خاص اسی کی عبادت کرتے ہو. تم پر مردار اور بہا ہوا خون اور سور کا گوشت اور ہر وہ چیز جس پر اللہ کے سوا دوسروں کا نام لیا گیا ہو حرام ہے. پھر جو کوئی مجبور ہو جائے اور حد سے بڑھنے والا اور زیادتی کرنے والا نہ ہو، اس پر ان کے کھانے میں کوئی گناہ نہیں، اللہ تعالیٰ بخشنے والا اور مہربان ہے. کیا پتہ چلا؟ اس آیت میں اللہ سبحانہ تعالیٰ نے سور کا نام لیا، خنزیر. ہمارے کلچر میں کیا ہے، لفظ خنزیر کہنے سے 40 دن تک زبان ناپاک رہتی ہے. یہ باپ دادا کی بات کہہ دی، قرآن نے تو نہیں کہی، اور اگر یہ بات سچ ہوتی تو حفاظ کرام کی تو زبان ہمیشہ ہی ناپاک رہتی. ظاہر دور کرنے میں، پڑھنے میں، یاد رکھنے میں ایسا ان کو کرنا پڑتا. لیکن یہاں یاد رکھیے گا کہ اللہ تعالیٰ نے جو پچھلی آیتوں میں وہ بات کی تھی نا کہ لوگ اپنے پیشواؤں سے بیزار ہو جائیں گے قیامت کے دن، اور ایک دوسرے کے ساتھ وہ معاملہ کریں گے اور کہیں گے کہ تم نے ہمیں بہکایا. یہ پیغام قرآن پاک میں 6 بار آیا ہے. یہاں بھی پہلی دفعہ آیا، اس لیے اس کو بھی یہاں چھوڑ دیا، آگے بھی آئے گا تو آپ دیکھیں گے. لیکن یہ جو جملہ ہے نا کہ خنزیر کا گوشت، تو یہ کہنے سے کچھ بھی نہیں ہوتا. دوسری بات یہ کہ 173 ایک آیت پورے اسلام کو ریپریزنٹ کرتی ہے. سارا کچھ حلال ہے، بس یہ 4 چیزیں حرام ہیں. اصل الاشیاء اباحتن، چیزیں اپنی اصل کے اعتبار سے مباح ہیں. یہ عربی کا ایک جملہ بولا جاتا ہے عموماً علماء کے بیچ میں. تو ان 4 سے بس بچیے، اور اگر آپ ہدایت کی طرف ابھی پہلے قدم اور پہلی سیڑھی پہ اور کانپ رہی ہیں، تو آپ اس میں سے وہ چیز دیکھ لیجئے جو آپ کو اپنے لیے سب سے آسان لگتی ہے، اس سے اپنے آپ کو پیچھے کرنا شروع کر دیں، باقی اللہ تعالیٰ آسان کرے گا. تو آیت 173 پہ ایک فلو چارٹ دیکھیے. انما حرم علیکم المیتۃ والدم ولحم الخنزیر وما اہل بہ لغیر اللہ. 4 حرام چیزیں، اتنی پیاری شریعت، اتنا کچھ حلال، اور کیا اللہ کو حق نہیں ہے کہ 4 منع کرے؟ اور وہ 4 بھی آپ کے میرے فائدے کے لیے. ایک میتا کیا ہے، سورت مائدہ میں اس کی ڈیٹیلز پڑھیں گے. الدم بہتا ہوا خون، رننگ فلوئنگ بلڈ، اس کا تذکرہ سورت الانعام میں آئے گا، دم و مسفوحہ میں انشاءاللہ پڑھیں گے. ما اہل بہ لغیر اللہ بہ، اس کا تذکرہ آپ کو آگے جا کر ملے گا، غیر اللہ کے نام کے چڑھاوے، ذبیحے. اور اسی طرح لحم الخنزیر، الحمدللہ آج تک 2021 تک کے مسلمانوں میں خنزیر حلال نہیں ہوا، کسی چور دروازے سے بھی نہیں. اور اللہ تعالیٰ باقی بھی چیزوں کو ایسے ہی سمجھنے والا بنا دے. اس مضمون پہ ایک حدیث لے لیجئے، کیونکہ میری آپ کی بات سے زیادہ اللہ کے نبی کی بات میں وزن ہے. 3984 ہے، ابن ماجہ کی روایت ہے. اللہ کے نبی سے جو بات ہم تک پہنچی اس کا خلاصہ لے لیجئے کہ حلال بھی واضح ہے، حرام بھی. ان کے درمیان بعض چیزیں شبہ والی ہیں، جنہیں بہت سے لوگ نہیں جان پاتے کہ یہ حلال ہے کہ حرام. جو ان مشتبہ چیزوں سے بچے، اس نے اپنے دین اور اپنی عزت اور آبرو کو بچا لیا. اور جو شبہات میں پڑ گیا، وہ ایک دن حرام میں بھی پڑ جائے گا. جیسا کہ چراگاہ کے قریب جانور چرانے والا اس بات کے قریب ہوتا ہے کہ اس کا جانور اس چراگاہ میں بھی چرنے لگ جائے. خبردار، ہر بادشاہ کی ایک مخصوص چراگاہ ہوتی ہے، اور اللہ کی چراگاہ اس کی حرام کردہ چیزیں ہیں. اگر ہو بدن میں گوشت کا ٹکڑا، جب تک وہ صحیح رہتا ہے تو پورا جسم صحیح رہتا ہے، اور جب وہ بگڑ جاتا ہے تو سارا جسم بگڑ جاتا ہے. اور اللہ القلب، آپ میں دل کی باتیں کر رہے ہیں، نوٹ کر لیجئے کہ وہ دل ہے. تو وہ دل ٹھیک کر لیجئے، باقی سارے کام آسان ہوں گے. تو آج تو یہی دعا کر لیں بس کہ اللہ میرے دل کو سیدھا کر دے. دعا کریے کہ یا اللہ میرا دل بدل دے. اس کے بعد آیت نمبر 174 انما حرم کی آیت، جو اتنی سٹرونگ آیت تھی، اس کے بعد کیا فرمایا؟ ان الذین یکتمون ما انزل اللہ من الکتاب، بے شک جو لوگ اللہ تعالیٰ کی اتاری ہوئی کتاب چھپاتے ہیں اور اسے تھوڑی سی قیمت پر بیچتے ہیں، یقین مانو کہ وہ اپنے پیٹ میں آگ بھر رہے ہیں. قیامت کے دن اللہ تعالیٰ ان سے بات بھی نہ کرے گا اور نہ ان کو پاک کرے گا، بلکہ ان کے لیے دردناک عذاب ہے. کچھ نہیں ہوا سن کر، ماں روٹ جائے اور بات نہ کرے نا بچے سے، تو جو پیارا بچہ ہے نا، جس کا دل ماں میں اٹکے، وہ تو ہوگا بے چین. ہائے ماما، پلیز ماما، نہیں ایسا نہیں، آگے نہیں کروں گا. اور ہو بگڑا ہوا بچہ کہتا ہے شکر اللہ کا، نہ ہی کریں تو اچھا. یہ جمعہ ہر وقت چرچر کرتی ہے نا، یہ نہ ہو۔ ایک مومن ہے، اور اگر آپ ہدایت کی طلب رکھ چکے ہیں دل میں، تو آپ کبھی بھی نہیں چاہیں گے کہ قیامت کے دن آپ کو یہ سزائیں ملے۔ اسی لیے اللہ تعالیٰ فرماتے ہیں آیت 175 میں، یہ وہ لوگ ہیں جنہوں نے گمراہی کو ہدایت کے بدلے اور عذاب کو مغفرت کے بدلے خرید لیا۔ یہ لوگ آگ کا عذاب کتنا برداشت کرنے والے ہیں۔ ان عذابوں کا باعث یہی ہے کہ اللہ نے سچی کتاب اتاری، اور اس کتاب میں اختلاف کرنے والے یقیناً دور کے خلاف میں ہیں۔ کیا پتا چلا؟ اولئک الذین اشتروا الضلالۃ بالہدیٰ۔ آپ نے یہ آیت پیچھے پڑھی، منافقین کے تذکرے میں سورت بقرہ کے بالکل دوسرے رکوع کے ساتھ ملتی آیت۔ بس یہی ہے پیغام، نعمت ہدایت پا لینے کے بعد دو راستے آپ کے پاس ہوتے ہیں۔ ایک ہے قبول حق کیجئے، اس پہ وعدہ ہے مغفرت الہی کا، اور دوسرا راستہ بھی کھلا ہے، اللہ روکتا تو نہیں ہے زبردستی کسی کو، لیکن وہ ہے انکار حق۔ لیکن انجام سے پھر میں اور آپ بچا نہیں سکتے اپنے آپ کو، اور وہ ہے جہنم کا عذاب۔ اور انداز اس آیت کا اتنا تھاٹ پروکنگ ہے، جس کو آپ کہتے ہیں اظہار تعجب ہے، دنیا کے چند ٹکوں کے بدلے جہنم کی آگ پہ صبر کرنا چاہتے ہو۔ اور اصل میں یہ مذہبی طبقے پہ تنقید ہے، جو جنہوں نے اپنے دین کو دکان میں بدل دیا، اور ان کی دینداری دکانداری میں بدل گئی۔ کہیں ان کو مراد چاہیے ہوتی ہیں، کہیں نذرانے چاہیے ہوتے ہیں، کہیں ان کو مراتب چاہیے ہوتے ہیں۔ کسی بھی وجہ سے اگر آپ نے اپنے آپ کو بڑا بنانے کے لیے حق سے لوگوں کو دور کر دیا، کل قیامت کے دن آگ پہ صبر ہے۔ اللہ تعالیٰ آپ کو مجھے بچا کے رکھے۔ اس کے بعد اب بہت ہی پیاری آیت، جو کہ بڑی آیتوں خوبصورت ہے، اس میں دوسری، پانچ بڑی آیتیں آئیں گی آپ کے سامنے سفر میں آگے جا کر، تو دوسری بڑی آیت جس کو آیت بر کہتے ہیں، تو 177، لیس البر ان تولوا وجوہکم قبل المشرق والمغرب، اس کا ٹاپک لکھیے نیکی کا جامع تصور۔ دوسرے لفظوں میں، دین چند رسومات کا نام نہیں۔ افسوس کے ساتھ آج ہم اپنے ارد گرد بھی یہی دیکھتے ہیں، ہر موقع پہ کوئی ایک رسم یا ایک رواج یا ایک بڑی فنکشنل قسم کی نیکی کر کے لوگ کہتے ہیں نیک ہو گئے۔ یعنی 15 شعبان کو شبرات بنا لی، اور 27 رمضان کو شب قدر بنا لی، 27 رجب کو کنڈے کر لیے، اور کوئی مر گیا چلا گیا فاتحہ پڑھ لی، یہ دین بن گیا۔ آج یاد رکھیے، مکہ والوں کا بھی یہی مسئلہ تھا۔ تو بگاڑ آتا ہی تبھی ہے جب کچھ رکھیں اور کچھ چھپائیں، تو اللہ تعالیٰ اس کو کہتے ہیں۔ اور یہاں نوٹ کیجئے، یہ آیت اس لیے بھی اہم ہے، پورے دین کا خلاصہ۔ ایک درخت کو ذہن میں رکھتے ہوئے، جڑ سے تنا، تنے سے شاخیں برانچز، اور اس پہ پتے اور پھل، یہ ہے ہمارا مکمل درخت اسلام کا۔ اس کے برعکس لوگ کیا کرتے ہیں دیکھیے گا، لیس البر ان تولوا وجوہکم قبل المشرق والمغرب، ساری اچھائی مشرق اور مغرب کی طرف منہ کرنے ہی میں نہیں، بلکہ حقیقتاً وہی شخص اچھا ہے۔ کون؟ یہاں سے دیکھیں دین کا سفر شروع ہوتا ہے۔ پہلی چیز جس پہ ہدایت کے طالب کو اپنے آپ کو لے کے آنا ہے، وہ کیا ہے؟ کہ جو اللہ پر ایمان لائے۔ تعلق باللہ روٹ ہے، جڑ ہے، اور باقی چیزیں اس کے بعد کی ہیں۔ اس لیے ضرورت ہے اس بات کی کہ انسان اپنے آپ کو اللہ کے تعلق کے آئینے میں دیکھے۔ خود سے سوال کیجئے، میرا اللہ سے قرب کتنا ہے؟ کیا واقعی میں اللہ تعالیٰ سے محبت محسوس کرتی ہوں؟ پھر دوسری چیز، قیامت کے دن پر، پھر فرشتوں پر، کتاب اللہ پر، اور نبیوں پر ایمان رکھنے والا ہو۔ جب یہ سب ہو جاتا ہے نا، یہ چند چیزیں جو آپ کے سامنے آیت میں ہے نا، یہ عقیدہ ہے، یہ وہی ہے جس کو آپ کہتے ہیں آمنت باللہ و کتبہ و رسلہ۔ پھر اس کے بعد باقی چیزیں بڑی آسان ہیں۔ وہ کہ جو مال سے محبت کرنے کے باوجود قرابت داروں، یتیموں، مسکینوں، مسافروں اور سوال کرنے والوں کو دے، غلاموں کو آزاد کرے، نماز کی پابندی اور زکوٰۃ کی ادائیگی کرے، جب وعدہ کرے تب اسے پورا کرے، تنگ دستی، دکھ درد اور لڑائی کے وقت صبر کرے۔ یہ سب کر جاؤ گے تو اللہ تمہیں ایک ٹائٹل دے گا، اولئک الذین صدقوا اولئک هم المتقون، یہی ہیں سچے لوگ۔ کس میں سچے؟ اپنے کلمے میں سچے، لا الہ الا اللہ کہنے میں سچے، اور یہی پرہیزگار ہیں۔ یہ ہے جی دین اسلام کا خلاصہ۔ देखिएगा जरा 177 नेकी का असल क्या है। तीन चीजों को अपने दिल दिमाग पे लिख लीजिए इस फ्लो चार्ट को देखते हुए। लैसल बिर्रन तुवल्लु वजूहकुम, सिर्फ ये नेकी नहीं, हाँ किबले की बात है, ये सारा कुछ आपको आता है पीछे से, वो किबले की तब्दीली का रिएक्शन चल रहा है मशरिक में मगरिब की तरफ, इधर से उधर से मुंह करने में वैसे ना करो। असल नेकी क्या है? नंबर एक, अहकाम इलाही की मुकम्मल इताअत और फरमा बरदारी। अल्लाह का हर हुक्म मानना है, ये नहीं कि जो दिल करे वो मानो, पिक एंड चूज नहीं है। पीछे पढ़कर आए हैं हम अफतू में नू नबी बात दिल किताब व तकफुरू नबी बात। बनी इसराइल का ये जुर्म था कि पिक एंड चूज करते थे, सिलेक्टिव हो गए थे नेकियों के लिए, आज मैं आप नहीं हो सकते। फिर शरई अहकामात की मुकम्मल पाबंदी। जैसे आप नॉर्वे में रहते हैं, कभी कोई किसी जगह ये कहता है कि गवर्नमेंट हम आपकी कुछ बातें मानेंगे, कुछ नहीं, ट्रैफिक लाइट पे मैं रुक जाऊंगी लेकिन टैक्स नहीं दूंगी, करके देखिए आपको क्या करते हैं फिर वो। तो जैसे दुनिया में हर मुल्क हर कानून चाहता है कि उसको पूरा फॉलो किया जाए, तो अल्लाह का भी यही तकाजा है। और फिर तीसरी चीज, हसूल मकसद आखिरत की कामयाबी हो, फिर इस दरख्त पे बहार आएगी और अल्लाह इसकी तौफीक दे। अब यहां से आगे सूरत के अंत तक अकसाम बिर हैं। लैसल बिर्रा में पूरे दीन का एक फ्लो चार्ट दे दिया, आयत 178 से 179 से शुरू होकर ये अहकामात, आगे आप देखेंगे इसमें फिर रोजे के, हज के, जिहाद के, माली मामलात के मसाइल आएंगे, तो समझ लीजिएगा कि 177 आयत की तफसीर है। टॉपिक लिख लें, क्याम अमन और अदल की बुनियाद। यानी मुआशरे में अमन चाहते हो, अदल चाहते हो, तो उसकी बुनियादें ये है। क्या पहली बुनियाद क्या है? या अय्युहल्लज़ीना आमनू, ऐमन वालों, तुम पर मकतूलों का कसास लेना फर्ज किया गया, आजाद के बदले आजाद, गुलाम गुलाम के बदले, औरत औरत के बदले। हाँ, जिस किसी को भी इसके भाई की तरफ से कुछ माफी दे दी जाए, इसे भलाई की इत्तबा करनी चाहिए और आसानी के साथ दियत भी अदा करनी चाहिए। तुम्हारे रब की तरफ से ये तख़फ़ीफ़ और रहमत है, इसके बाद भी जो सरकशी करे इसे दर्दनाक अजाब होगा। अकलमंदो, कसास में तुम्हारे लिए जिंदगी है, इसके बायस तुम ना कत्ले ना हक से रुके रहोगे। बलागत का खूबसूरत नमूना ये कायत है। इस एक जुमले ने पूरी इंसानियत से कत्लो गारत गरी को खत्म कर दिया। और इस्लामी तालीमात पीसफुल एजुकेशन है। जब तक मुसलमान जो सोचते हैं इस पे अमल करते हैं, यानी एक की जान ले लो बहुत सारों की बच जाएगी। इस्लाम की हमदर्दियां मकतूल और उसके घर वालों के साथ हैं। आज वो लोग जो आवाजें उठाते हैं और इस्लामिक सजाओं को बर्बेरिक और न जाने क्या कहते हैं, उनकी हमदर्दियां कातिलों के साथ हैं। जहां पता चलेगा कि मेरी भी जान चली जाएगी तो कभी को किसी पे हाथ नहीं उठाएगा। फिर उसके बाद आयत 180 से 182, कुतिबा अलैकुम इज़ा हदरा अहदकुमुल मौत, यहां से हुर्मते माल का है। अल्लाह ने एक दूसरे का माल हमारे ऊपर हराम किया, जैसे कि पिछली आयत में हुर्मते जान थी। फरमाया कुतिबा अलैकुम, तुम पर फर्ज कर दिया गया कि जब तुम में से कोई मरने लगे और माल छोड़ जाता हो तो अपने माँ बाप और कराबतदारों के लिए अच्छाई के साथ वसीयत कर जाए। परहेजकारों पर यह हक और साबित है। अब जो शख्स इसे सुनने के बाद बदल दे, इसका गुनाह बदलने वाले पर ही होगा। वाकई ही अल्लाह ताला सुनने वाला और जानने वाला है। हाँ, जो शख्स वसीयत करने वाले की जानिबदारी या गुनाह की वसीयत कर देने से डरे, पस वो इनमें आपस में सुलह करा दे, तो इन पर कोई गुनाह नहीं, अल्लाह ताला बख्शने वाला और मेहरबान है। आपके पास कुछ माल है, सॉरी मैं आपकी पर्सनल बातें नहीं पूछ रही, लेकिन आपको एक हदीस सुनाने लगी हूँ। जिसके पास कुछ है उसके लिए वसीयत का क्या हुक्म है? हदीस है सही मुस्लिम की 4207। सालिम ने अपने वालिद से रिवायत की, रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से ये बात सुनी गई। आपने फरमाया, किसी मुसलमान आदमी के लिए जिसके पास कोई ऐसी चीज हो जिसमें वो वसीयत करे, ये जायज नहीं कि वो तीन रातें भी गुजारे मगर इस तरह कि इसकी वसीयत न की जा चुकी हो या इसकी वसीयत उसके पास लिखी न गई हो। तो वसीयत का हक 1/3 में से है। ये सारे मसाइल हम सूरत निसा में जरा कदर तफसील से पढ़ लेंगे, लेकिन आपके पास अगर कोई ऐसी चीज है और आप अपने बाद के लिए छोड़ना चाहते हैं तो फिर लिख कर रख लीजिए कि 1/3 के अंदर अंदर आपकी कौन सी चीज किधर जाएगी। शराइत वही है कि वारिस के हक में वसीयत नहीं और इसी तरह किसी वारिस को महरूम नहीं कर सकते। आगे देखिए एग्जाम बिर में से तीसरी चीज रोजा, आयत 183 से 184। यहां से याद शुरू होती है, रोजा तरबियत नफ्स के लिए। इन आयतों का ये टॉपिक है, रमजान की कुर्बत है, आपके मेरे लिए एक तस्कीर है कि रोजे में क्या करना और क्या नहीं करना। पूरी तवज्जो से इसका तर्जमा सुने और सुनाएंगे तो इंशाल्लाह हमें इसमें अपने लिए बहुत सारे मसाइल के जवाब भी मिल जाएंगे। ऐ मन वालो, तुम पर रोजे रखना फर्ज किया गया जिस तरह तुमसे पहले लोगों पर फर्ज किए गए थे रोजे, ताकि तुम तकवा इख्तियार करो। रोजे का मकसद डाइटिंग नहीं, भूख बर्दाश्त करना नहीं, बल्कि तकवा। गिनती के चंद ही दिन हैं, लेकिन तुम में से जो शख्स बीमार हो या सफर पर हो वो और दिनों में गिनती को पूरा कर ले, और इसकी ताकत रखने वाले फिदिये में एक मिस्कीन को खाना दे। फिर जो शख्स नेकी में सबकत करे वो इसी के लिए बेहतर है, लेकिन तुम्हारे हक में बेहतर काम रोजे रखना ही है अगर तुम बा इल्म हो। क्या पता चला कि हिदायत की तरफ बढ़ते हुए कदम, आपने याद सुन ली, आपने तो कभी रोजे ही नहीं रखे थे तो क्या हुआ? आज से नियत कीजिए, पिछलों का हिसाब कर लेंगे, अगले रखने शुरू कर दीजिए। और रोजा असल में अल्लाह की मौजूदगी के एहसास का नाम है। और फिर आयत 185 टॉपिक लिखिए, रमजान नजूले कुरान का महीना। तो आप कह सकते हैं कि रमजान विद कुरान, शहरु रमजान अल्लज़ी उन्ज़िला फीहिल कुरान। माह रमजान वो है जिसमें कुरान उतारा गया, जो लोगों को हिदायत करने वाला है और जिसमें हिदायत की और हक को बातिल की तमीज की निशानियां हैं। तुम में से जो शख्स इस महीने को पाए से रोजा रखना चाहिए, हाँ जो बीमार हो या मुसाफिर हो इसे दूसरे दिनों में ये गिनती पूरी करनी चाहिए। खबर भी है और तसल्ली भी है और हुक्म भी है कि गिनती तो पूरी करनी पड़ेगी। अल्लाह ताला का इरादा तुम्हारे साथ आसानी का है, सख्ती का नहीं। वो चाहता है कि तुम गिनती पूरी कर लो और अल्लाह ताला की दी हुई हिदायत पर इसकी बड़ाइयां बयान करो और इसका शुक्र अदा करो। यहां मैं आपको रिकमेंड करूंगी एक लेक्चर जो भी अल्हम्दुलिल्लाह इसी साल हमारा 2 दिन में पूरा हुआ। एक संडे को हमने सिर्फ यूट्यूब पे और दूसरे में सिर्फ फेसबुक पे 2 प्रोग्राम किए थे रमजान की तैयारी के नाम पे। साथियों से रिक्वेस्ट करूंगी कि आपको दे दिए जाएं लिस्टों में, ताकि रमजान में दाखिल होते हुए आप एक दफा मसाइल सारे गो थ्रू कर लीजिए। आगे है आयत 186, टॉपिक लिखिए मैं बहुत ही करीब हूं। कौन कह रहा है ये आपको? आपका रब, अल्लाह के नामों अल अस्माउल हुस्ना में एक नाम अल करीब। कैसे? वइज़ा सअलका इबादी अन्नी फइन्नी करीब। जब मेरे बंदे मेरे बारे में आपसे सवाल करें तो आप कह दें मैं बहुत ही करीब हूँ, हर पुकारने वाले की पुकार को जब कभी वो मुझे पुकारे कबूल करता हूँ। इसलिए लोगों को भी चाहिए कि वो मेरी बात मान लिया करें और मुझ पर ईमान रखें, यही इनकी भलाई का बायस है। इस जुमले को सुनकर कुछ हुआ? मेरी बात मान लिया करो। कभी माँ भी अपने बच्चे से मोहब्बत में कहती है बेटा मेरी बात मान लो। बीवी भी शौहर को कहती है, हम हर रिश्ते में एक दूसरे को अक्सर ये कहते रहते हैं कि आप मेरी बात माने, आप मेरी नहीं मानते। बल्कि वो एक बीवी थी, उसने शौहर से कहा कि आप मेरी बात नहीं मानते। तो उसने कहा बेगम मैं आपकी बात तो मानता हूँ, मगर आपका एक मसला है, आप ये चाहती है मैं आपकी हर बात मानूं और वो मैं नहीं मान सकता। तो लेकिन हम अल्लाह को तो कह सकते हैं कि मालिक हम आपकी हर बात मानते हैं। तो अल कल्बुल मुस्तजीब बनने की दुआ कीजिए अल बकरा 186 पे। कौन सा होता है वो दिल जो अल्लाह के हर हुक्म पे लब्बैक कहता है और उजीब दावत दाइजादान के जवाब में वो कहता है रब मैं तुझे पुकारूंगा। कौन सा रब? जो शाहरुख से करीब तर है, शाहरुख से भी ज्यादा करीब। सूरह काफ में आप पढ़ेंगे वनहनु अक़रबु इलैहि मिन हब्लिल वरीद, मेन जगह जहां से सांस आता भी और जाता भी है। और फिर हर पुकारने वाले की पुकार सुनी जाती है। तिर्मिजी की रिवायत है 3381, जाबिर रावी है, जब कोई बंदा अल्लाह से दुआ करके मांगता है अल्लाह इसे या तो इसकी मांगी हुई चीज दे देता है یا اس دعا کے نتیجے میں اس دعا کے مثل اس پر آئی ہوئی کسی مصیبت کو دور کر دیتا ہے؟ جب تک اس نے کسی گناہ یا قطع رحمی یعنی رشتہ ناتا توڑنے کی دعا نہ کی ہو۔ اب آپ بتائیے، آپ کو مصیبت ٹلوانی ہے یا وہ چیز چاہیے؟ آپ گاڑی مانگتے ہیں، اللہ نے ایک حادثہ آپ پہ رکھا ہوا تھا، وہ رک گیا، تو اس سے دعا کیجئے کہ اللہ ہماری دعاؤں کے ساتھ تو جو بھی معاملہ کرے ہم اس پہ خوش ہیں۔ آگے ہے جی 187، آپ کے وہ مسائل وہ باتیں روزے میں جس کو آپ نجی مسائل کہتے ہیں، ہن لباس لکم وانتم لباس لہن، شوہر بیوی کے معاملے کو ثابت کرنے کے لیے اس سے زیادہ رومانٹک اور اس سے زیادہ حقیقت کے قریب لفظ نہیں تھا جو قرآن نے استعمال کیا۔ کیسے؟ روزے کی راتوں میں اپنی بیویوں سے ملنا تمہارے لیے حلال کیا گیا، وہ تمہارا لباس ہے اور تم ان کے لباس ہو، تمہاری پوشیدہ خیانتوں کا اللہ کو علم ہے، اس نے تمہاری توبہ قبول فرما کر تم سے درگزر فرما لیا، اب تمہیں ان سے مباشرت کی اور اللہ تعالیٰ کی لکھی ہوئی چیز کو یعنی اولاد تلاش کرنے کی اجازت ہے، یا جو فن جو حلال پلیئر ہے تم اپنی بیوی سے لے سکتے ہو، تم کھاتے پیتے رہو یہاں تک کہ صبح کا سفید دھاگا سیاہ دھاگے سے ظاہر ہو جائے، پھر رات تک روزے کو پورا کرو، اور عورتوں سے اس وقت مباشرت نہ کرو جب کہ تم مسجدوں میں اعتکاف میں ہو، یہ اللہ تعالیٰ کی حدود ہیں، تم ان کے قریب بھی نہ جاؤ۔ اس طرح اللہ تعالیٰ اپنی آیتیں لوگوں کے لیے بیان فرماتا ہے تاکہ وہ بچیں۔ آیتوں میں آیت 187 میں ہن لباس لکم وانتم لباس لہن کی بات ہوئی۔ لباس مرد عورت کے رشتہ ازدواج کا سمبل ہے۔ آپ دیکھیے کہ لباس اور جسم لازم اور ملزوم ہیں، اسی طرح شوہر اور بیوی لازم اور ملزوم ہیں۔ تنہا صرف اللہ ہی اچھا لگتا ہے، بلوغت کے ساتھ ہی خواہش پیدا ہوتی ہے ایس و نیس اپنے بچوں کے نکاح رشتے شادیاں کر دینے چاہیے، پھر لباس اور جسم کے بیچ میں کوئی آڑ نہیں ہوتی، اسی طرح شوہر اور بیوی کے بیچ میں کوئی آڑ نہیں ہونی چاہیے۔ لباس سردی اور گرمی سے بچاتا ہے، اسی طرح شوہر بیوی سکھ دکھ کے ساتھی ہوتے ہیں، یہ نہیں کہ مرد کی جیب خالی ہوئی تو بیگم چلی گئی اب کسی اور بھری جیب والے کی طرف، جو آپ کو مغربی کلچر میں عموماً دکھتا ہے۔ پھر اس طرح لباس قد و قامت کے مطابق سجتا ہے، اسی طرح آپ کو اپنے بیٹوں اور اپنی بیٹیوں کے لیے جو جوڑ ڈھونڈنے ہیں ان کی پرسنالٹی کے مطابق ڈھونڈنے چاہیے۔ لباس عزت اور وقار کی نشانی ہے، اسی طرح نکاح اور شادی کے ساتھ ہی لڑکی اور لڑکا دونوں باعزت ہو جاتے ہیں۔ لفظ چھڑا کس کو کہتے ہیں ہمارے کلچر میں آپ سب جانتے ہیں، کوئی گھر بھی اپنا کرائے پہ نہ دے۔ اس طرح لباس جسم کے عیب چھپاتا ہے، انسانوں میں بھی کمیاں ہوتی ہیں، شوہر کو بیوی اور بیوی کو شوہر کا عیب کبھی بیان نہیں کرنا چاہیے، نہ دوستوں میں نہ کسی اور کے ساتھ۔ اور یہ رشتہ بہت خوبصورت رشتہ ہے، عمر کے ساتھ پختہ ہو جاتا ہے، نیا لباس چبھتا ہے، گھبراہٹ ہوتی ہے لیکن سجتا بڑا ہے۔ نئی نئی شادی میں بھی انسان بڑا کمفرٹیبل مطلب خوش ہو رہا ہوتا ہے، لیکن ڈر بہت ہوتا ہے کوئی بات بری نہ لگ جائے، بری نہ لگ جائے۔ اور پرانا لباس پرانا رشتہ، آپ میں سے جن کی شادی کو 10 سال ہو گئے ہیں وہ اس بات کو سمجھ جائیں گے۔ اب خیر ہے، ہم کیا غلطی کرتے ہیں، آپ مردوں کو اہمیت ہی دینا چھوڑ دیتے ہیں، شروع میں روز سجتے سنورتے گھر سجتا اور نہ جانے کیا۔ تو یاد رکھیے ایک جملہ، کامیاب کپل کون ہے؟ جن پر وقت کے گزرنے کا اثر نہ ہو۔ آج بھی آپ کہہ دیں کہ جسٹ لگتا ہے کہ وی جسٹ گیٹ میرڈ، اور یہ تعلق کب بنتا ہے؟ جب آپ واقعی اللہ کے حکموں کے مطابق اپنے حقوق اور فرائض کو انجام دیتے ہیں۔ اور ایک راز کی بات آپ کو بتا دوں کہ جتنا آپ اللہ کے دین کو لے کر آگے چلتے جائیں گے، سچے دین کے دائی بن جائیں گے، کذالک وجعلناکم امتا وسطا کی ذمہ داریاں نبھائیں گے، اللہ تعالیٰ دلوں میں محبت بڑھاتا جائے گا، ماں کے دل میں بچوں کے لیے، بچوں کے دل میں ماں کے لیے، اور اس طرح ازدواج کے دلوں میں ایک دوسرے کی محبت پڑتی ہے۔ اللہ تعالیٰ سب ساتھی اور میں ساروں کی دعا دیتی ہیں، اللہ ہمارے جتنے انصار اللہ جتنے ذمہ داران ہیں ان کے جوڑوں کے دلوں میں ایک دوسرے کی محبت ڈال دے، ان کی بیویوں کے دلوں میں ان کے لیے اور شوہروں کے دلوں میں ان کی بیویوں کی محبت ڈال دے، تاکہ پورے فوکس کے ساتھ پورے شعور کے ساتھ یہ کام کریں۔ اور آپ ناراض نہ ہوں، آپ سب سننے والوں کے لیے بھی یہی دعا کرتی ہوں کہ اللہ جتنے بھی سن رہے ہیں اور سنیں گے، اللہ تعالیٰ ان کے دلوں میں بھی ایک دوسرے کے لیے محبت ڈال دے۔ آگے دیکھیے 188 ٹاپک ہے، رشوت اور ایک دوسرے کے مال ناحق کھانے کی ممانعت۔ ابھی دوسرا دن ہے آپ کو ہدایت کے طالب بن کر قرآن کو لیتے ہوئے، کتنے آپ کو اچھے مسئلے مل رہے ہیں۔ رشوت کی بات قرآن میں کہاں ہے، 188، وَلَا تَأْكُلُوا أَمْوَالَكُمْ بَيْنَكُمْ بِالْبَاطِلِ، اور ایک دوسرے کا مال ناحق نہ کھایا کرو، نہ حاکموں کو رشوت پہنچا کر کسی کا کچھ مال ظلم اور ستم سے اپنا کر لیا کرو، حالانکہ تم جانتے ہو۔ کیا پتہ چلا کہ مال مفت دلے بے رحم والی کیفیت ہے، اللہ تعالیٰ نے اسے روک دیا۔ آگے دیکھیے 189 سے 203، ٹاپک لکھیے حج اور جہاد، صبر اور برداشت کے متقاضی، یعنی نہ تو حج اور نہ ہی جہاد آپ صبر اور برداشت کے بغیر کر سکتے، کیونکہ ان اللہ لا یحب المعتدین۔ کیسے یہ آیتیں شروع ہوتی ہیں؟ جس میں ایک سوال ہے، بہت سارے سوالات صحابہ کے تھے، وحی کا حصہ بن گئے اور اللہ تعالیٰ نے ان کو قرآن پاک میں پیش کیا۔ یسلونک عن الاحلہ، لوگ آپ سے چاند کے بارے میں سوال کرتے ہیں، آپ کہہ دیجئے یہ لوگوں کی عبادت کے وقتوں اور حج کے موسم کے لیے ہے، احرام کی حالت میں اور گھروں کے پیچھے سے تمہارا آنا کچھ نیکی نہیں، بلکہ نیکی والا وہ ہے جو متقی ہو۔ اے اللہ ہمیں متقی بنا دے۔ اور گھروں میں تو دروازوں سے آیا کرو، یعنی کاموں کو صحیح ڈھنگ سے کرو، اور اللہ سے ڈرتے رہو تاکہ تم کامیاب ہو جاؤ۔ تو آیت 189 یسلونک عن الاحلہ، اس سے تین باتیں اپنے لیے عمل کی نوٹ کیجئے۔ نمبر ایک، چاند کے بارے میں بحث نہیں کرنی۔ ہمارے یہاں رمضان کے چاند سے لے کر عید کے چاند تک بحثوں میں گزر جاتا ہے، جھگڑے۔ دوسری بات، سنتوں کو چھوڑ کر بدعت نہ اپنائیے، جو طریقے اللہ نے اپنے نبی کے ذریعے سکھا دیے وہ کافی ہیں آپ کے میرے جنت میں لے جانے کے لیے۔ اور تیسری بات ہے کہ اصل نیکی تقویٰ کی زندگی گزارنا ہے۔ پھر فرمایا 190، لڑو اللہ کی راہ میں ان سے جو تم سے لڑتے ہیں، اور زیادتی نہ کرو، اللہ تعالیٰ زیادتی کرنے والوں کو پسند نہیں فرماتا۔ یہاں سے کچھ باتیں قتال سے متعلق ہیں جو پارے کین تک چلیں گی، بیچ میں کچھ اور باتوں کو لے کر کرنے کے دوران جہاں تالوت اور جالوت کا واقعہ آئے گا، تو سمجھ لیجئے گا غزوہ بدر سے پہلے ہی ذہن سازی ہو رہی ہے۔ اور اقسام بر میں سے ایک لفظ جہاد ہے۔ آج یہ لفظ ہمارے لیے کتنی بڑی گالی بن گیا کہ بات کرتے ہوئے بھی خوفزدہ ہوتے ہیں۔ تو ایک جملہ لکھ لیجئے، اگر ظلم کے لیے دنیا کی کوئی بڑی طاقت، کوئی بڑا حکمران جنگ چھیڑے، تو اللہ تعالیٰ جو سب بڑوں سے بڑا ہے وہ ظلم روکنے کے لیے جنگ کی اجازت دیتا ہے۔ اسلام کا نظریہ جہاد کے بارے میں یہی ہے۔ آیت 191، وَالْفِتْنَةُ أَشَدُّ مِنَ الْقَتْلِ، کیسے؟ دیکھے گا، وَقْتُلُوهُمْ حَيْثُ ثَقِفْتُمُوهُمْ، انہیں مارو جہاں بھی پاؤ، اور انہیں نکالو جہاں سے انہوں نے تمہیں نکالا۔ ظاہر ہے ٹٹ فور ٹٹ، چور بھی گھر میں آتا ہے تو آپ اس کو نکالنے کی کوشش کرتے ہیں، کوکڑو جا جاتا ہے اس کو مارنے کی کوشش کرتے ہیں۔ تو اسلام کے ماتھے پہ لگا ہوا یہ دھبا قرآن مٹاتا ہے کہ تم کیوں امبیرسمنٹ فیل کرتے ہو، پہل نہیں کرنی، ہاں لیکن اپنی جان بچانا تو فطرت میں سے ہے۔ اور مسجد حرام کے پاس ان سے لڑائی نہ کرو جب تک کہ وہ خود تم سے نہ لڑے، اگر یہ تم سے لڑے تو تم بھی انہیں مارو، کفار کا بدلہ یہی ہے، اگر یہ باس آ جائیں تو اللہ تعالیٰ بخشنے والا اور مہربان ہے، ان سے لڑو جب تک کہ فتنہ ختم نہ ہو جائے اور اللہ کا دین غالب نہ آ جائے، اگر یہ رک جائیں تو تم بھی رک جاؤ، زیادتی تو صرف ظالموں پر ہے۔ آپ جہاد کے اسباب صرف دیکھ لیں، آگے جا کر آپ کو ڈیٹیلز ملیں گی انشاءاللہ، تو آپ کو پیار آنے لگے گا اللہ پہ کہ کیسا پیارا اسلام کا طریقہ تھا اور اللہ کے نبی کا طریقہ۔ حرمت والے مہینے حرمت والے مہینوں کے بدلے ہیں، اور حرمتیں تو بدلے کی ہیں، یعنی عدلے کا بدلہ، جو تم پر زیادتی کرے تم بھی اس پر اسی کے مثل زیادتی کرو۔ یہ لفظ نوٹ کیجئے، زیادتی نہیں کرنی، صرف اتنی جتنی کوئی کرے۔ جو تم پر کی اور اللہ سے ڈرتے رہا کرو، اور جان رکھو کہ اللہ تعالیٰ پرہیزگاروں کے ساتھ ہے، اور اس کے برعکس اللہ تعالیٰ کی راہ میں خرچ کرو اور اپنے آپ کو ہلاکت میں نہ ڈالو، یعنی اپنے ہاتھوں ہلاکت میں نہ پڑو، جیسے ہمارے ہاں کہتے ہیں نا کہ اپنے پاؤں پہ خود ہی کلہاڑی نہ مارو، اور سلوک اور احسان کرو، اللہ تعالیٰ احسان کرنے والوں کو دوست رکھتا ہے۔ کتنا بیلنس نظریہ جہاد ہے اسلام کا، آپ ان آیتوں سے دیکھیے۔ اور آیت 195 میں القلب المحسنین کی بات ہوئی، یعنی جو احسان کے درجے پہ، آسن درجے پہ نیکیاں کرنا چاہتے، جو اللہ تعالیٰ کی باتوں کو سمجھ کر اللہ تعالیٰ کے حکموں پہ چلتے ہیں، وہ اللہ کی راہ میں خرچ کرنے والے ہوتے ہیں۔ या इन्फाक फी सबीलिल्लाह की बात है तो समझ लीजिएगा, जब भी अल्लाह के दीन का काम होगा, वो चाहे तालीम का जिहाद हो, कलम का हो या तलवार का, माल की जरूरत पड़ेगी। जब दुनिया में शैतानी कामों और कुफर को फैलाने के लिए पैसा लगे तो शैतान का दौर दौरा चलता है। इसी तरह इस्लाम के लिए भी माल की जरूरत है उम्मत वसत के लिए। तो यहाँ चार चीजें आपके सामने हैं। वन फिकुफी सबीलिल्लाह वला तुल्कु बिअयदीकुम के ऊपर कि अल्लाह के रस्ते में खर्च कीजिए। लफ्ज इन्फाक के अलिफ को छुपाइए तो पीछे निफाक बन जाता है। दिल में जब निफाक होता है ना तो इन्फाक नहीं होता। हम जिस चीज के लिए संजीदा होते हैं हम उस पर खुशी से लगाते हैं। $1,000 का सोफा कोई बड़ी चीज नहीं है हमारे लिए, क्योंकि हम सोफा लेने में संजीदा हैं। बिल्कुल इसी तरह अगर दीन हमें प्यारा होता है तो हम उस पर लगाते हैं। फिर इसी तरह इसके फवायद दुनिया में क्या हैं? पहली बात है कि माल में इजाफे का सबब बनता है, क्योंकि जब गंदा खून निकल जाता है तो सेहत मिलती है। दिल से माल की मोहब्बत निकाल दें तो अल्लाह वैसे ही माल में बड़ी बरकत देने लगता है। फिर हुस्न आमाल का सबब है, बंदे के अमल सजने लगते हैं। निफाक का इलाज है और इंसानियत की फलाह होती है। अल्लाह हमें अल्लाह के दिए हुए में ही बंदों तक खर्च करने वाला और उनकी जरूरियात को समझने वाला बना दे। आगे हज और उमरे से मुतल्लिक कुछ आयात। हज और उमरे को अल्लाह ताला के लिए पूरा करो। हाँ, अगर तुम रोक लिए जाओ तो जो कुर्बानी मुयस्सर हो इसे कर डालो, जैसे कि हुदैबिया में कर दी गई, और अपने सर न मुंडवाओ जब तक कि कुर्बानी कुर्बानगाह तक न पहुंच जाए। अलबत्ता तुम में से जो बीमार हो या इसके सर में कोई तकलीफ हो इसकी वजह से सर मुंडा ले तो इस पर फिदिया है। लिख लीजिए जिनको अगर ये सवाल हो जहन में, क्या फिदिया है? यानी रोजे की हालत में या सॉरी अहराम की हालत में कोई बाल कटवाने पड़ जाए, कोई मजबूरी हो तो क्या करें? ख्वाह रोजे रख ले या सदका दे दे या कुर्बानी करे। क्या प्यार अल्लाह को आपसे, सहूलतों पे सहूलतें दी जा रही हैं। बस जब तुम अमन की हालत में हो जाओ तो जो शख्स उमरे से लेकर हज तक तमत्तो करे, बस इसे जो कुर्बानी मुयस्सर हो इसे कर डाले। जिसे ताकत ही ना हो वो तीन रोजे तो जो यामे हज में रखे, और सात जब वापस हो, ये पूरे 10 हुए। ये हुक्म इनके लिए है जो मस्जिद हराम के रहने वाले न हो। लोगों, अल्लाह से डरते रहो और जान लो कि अल्लाह ताला सख्त अजाबों वाला है। क्या खूबसूरत तरीके से अल्लाह ताला अहकामात के साथ साथ दिल सोजी भी चाहते हैं। दुनिया की कानून की किताबें बोझल लगती हैं, लेकिन कुरान पढ़ते वक्त कभी प्यार आता है, कभी गुस्सा, कभी प्यार आता है, कभी रोना आता है, कभी हंसी आती है। हज के अहकामात पढ़ाए जा रहे हैं और बीच में इतनी प्यारी बातें हैं। कुछ और बातें, हज के महीने मुकर्रर हैं, इसलिए जो शख्स इनमें हज लाजिम कर ले वो अपनी बीवी से मेल मिलाप करने, गुनाह करने और लड़ाई झगड़े करने से बचता रहे। तुम जो नेकी करोगे इसे अल्लाह ताला बाखबर है, और अपने साथ सफर का खर्च ले लिया करो, और यानी कि वहां जाके भीख मांगते फिर और कह दो अल्लाह के घर आए हैं तो वो खुद ही खिलाएगा, बिन बुलाए आएंगे तो फिर वो तीन दिन के बाद ना खिलाए तो कोई हक नहीं है आपका उसके ऊपर जिद करने का। लेकिन यहां से पता चलता है कि हज और उमरे पे जाने के लिए असबाब भी मुहैया किए जाएं। सबसे बेहतर तोशा तो अल्लाह का डर है, यानी जब सामान पैक करते हो हज और उमरे का तो थोड़ा सा तकवा भी पैक किया करो, क्योंकि यही वक्त पे फिर सब्र और शुक्र में ढलेगा। अरे अकलमंदो मुझसे डरते रहा करो, इस लफ्ज को देखिए, मुझसे डरते रहो। वाहिद मुतकल्लिम के सीगे में अल्लाह अपना डर दे रहा है। अल्लाह हमें अपना डर दे दे। वाकई तुम पर अपने रब का फजल तलाश करने में कोई गुनाह नहीं। जब तुम अरफात से लौटो तो मस्जिद हराम के पास जिक्र इलाही करो और इसका जिक्र करो जैसे किसने तुम्हें हिदायत दी। रुक जाए, आप हिदायत के तालिब हैं, अल्लाह ने आपको हिदायत दी तो बोलिए अल्हम्दुलिल्लाह, अल्लाह ही का जिक्र कीजिए, हालांकि तुम इससे पहले राह भूले हुए थे। अल्लाह सब भटके हुओं को राह दिखा दे और जो हिदायत पे चल रहे उनको चलाते रहकर उनकी हिदायत को बढ़ा दे। फिर तुम इस जगह से लौटो जिस जगह से सब लोग लौटते हैं और अल्लाह ताला से बख्शिश तलब करते रहो, यकीनन अल्लाह ताला बख्शने वाला और मेहरबान है। फिर जब तुम अरकाने हज अदा कर चुको तो अल्लाह ताला का जिक्र करो जिस तरह तुम अपने आबाओ अजदाद का जिक्र किया करते थे, बल्कि इससे भी ज्यादा। बास लोग वो हैं जो कहते हैं रब्बना, ऐ हमारे रब, आती ना फिर दुनिया, हमें दुनिया में दे। कहा ठीक है ले लो, लेकिन एक बात याद रखना, और वो क्या है? वमा लहू फिल आखिरति मिन खलाक, ऐसे लोगों का आखिरत में कोई हिस्सा नहीं। دعا کیجئے اللہم لا تزلنا منہم. اور آپ کے کورس ربیع قلبی کا ڈے نمبر 4 آپ میں سے جن ساتھیوں نے مس کیا ہے اپنے لیے لکھ لیجئے, سنیے گا. اس میں ہم نے جو دعا کی تھی دیکھ لیجئے, آیت 201 ٹاپک ہے اللہ تعالیٰ سے بھلائیاں مانگیے دنیا کی بھی آخرت کی. کیسے؟ وَمِنْهُمْ مَنْ يَقُولُ رَبَّنَا آتِنَا فِي الدُّنْيَا حَسَنَةً وَفِي الْآخِرَةِ حَسَنَةً وَقِنَا عَذَابَ النَّارِ. یہ ہے جی اگلی دعا, ترتیب کے ساتھ چل رہے ہیں اگر تو, البقرہ 201 قرآن دعاؤں میں سے ایک دعا. اے ہمارے رب, ہمیں دنیا میں بھی بھلائی دے اور آخرت میں بھی بھلائی دے اور آگ کے عذاب سے ہمیں بچا. اتنی سینکڑوں کی تعداد میں آپ کی ایکٹیویٹیز آئیں ربیع قلبی میں, اور ان میں سے اس دعا پہ بھی تھی. جو ہمارے لسنرز ہیں وہ فیس بک چینلز کو اگر جوائن کر لیتے ہیں نور القرآن کے نام پہ, اگر مائی نور القرآن کر لیں, موسٹلی ایکٹیویٹیز فیس بک پہ ڈالی جاتی ہیں کیونکہ وہ اتنی زیادہ ہیں کہ اگر واٹس ایپ پہ بھیجی جائیں تو آپ کے سارے اکاؤنٹس ہی جو ہیں وہ بھر جائیں. تو ان ایکٹیویٹیز سے بھی انسان بہت سیکھتا ہے. اور اس کی تفسیر تقریباً 2 گھنٹے میں ہوئی تھی ربیع قلبی کے آخری دن پہ, سن لیجئے. اس کے برعکس کچھ اور چیزیں بھی ہیں. فرمایا, اور بعض لوگ وہ ہیں جو کہتے ہیں ہمارے رب ہمیں دنیا میں نیکی دے اور آخرت میں بھی بھلائی عطا فرما اور ہمیں عذاب جہنم سے نجات دے. یہ ہیں وہ لوگ جن کے لیے ان کے اعمال کا حصہ ہے اور اللہ تعالیٰ جلد حساب لینے والا ہے. دعا کیجئے کہ اللہ تعالیٰ ہمیں بھی ایسے ہی لوگوں میں رکھے. کیا سیکھا ہے 200 سے 201 میں؟ دو طرح کے دل, دو طرح کی دعائیں. ایک قسم کا دل کس کا ہے؟ جس کے دل پر دنیا سوار ہے, دنیا پرست, جس کے حواسوں پہ دنیا سوار ہے, اس کی دعاؤں کا مرکز صرف دنیا ہوتی ہے. ایون حج اور عمرے پہ بھی جاتا ہے اور کوئی جائے تو دعائیں دنیا کی کہتا ہے اس کو. اس کے برعکس خدا پرست, اللہ کو پوچھنے والا, اس کی دعاؤں میں آخرت کا بھی حصہ ہوتا ہے. دنیا بھی اس نے دینی, آخرت بھی اس نے دینی, دونوں اس سے مانگیے. آگے دیکھیے آیت 203 ٹاپک لکھیے ایام تشریق, حج کے بعد کے دن کیسے گزارنے. ڈیٹیلز ہیں اس میں, جو حج اور عمرے پہ جانا چاہے ان آیتوں کی تفصیل سن لے. اور اسی طرح ہمارے پاس کتاب الحج پوری تفہیم السنہ کی ریکارڈڈ ہے. کبھی بھی حج اور عمرے کا ارادہ ہو تو فیس بک, سوری ویب سائٹ اور اسی طرح ایپ کے اوپر اس کی پوری ریکارڈنگز بھی ہیں, بکس بھی آپ کو مل جاتی ہیں. تو آپ یہ احکامات سکون سے تب سنیں تاکہ آپ ایک اچھا سا حج اور عمرہ کر سکیں. دیکھیے اس کا ترجمہ, وَذْكُرُوا اللَّهَ فِي أَيَّامٍ مَعْدُودَاتٍ, اور اللہ کی یاد ان گنتی کے چند ایام یعنی ایام تشریق میں کرو. دو دن کی جلدی کرنے والے پر بھی کوئی گناہ نہیں اور جو پیچھے رہ جائے اس پر بھی کوئی گناہ نہیں. یہ پرہیزگاروں کے لیے ہے, یعنی یہ پرہیزگار کے لیے ہے. اور اللہ سے ڈرتے رہو اور جان رکھو تم سب اسی کی طرف جمع کیے جاؤ گے. بس حج آخرت کی یاد دلاتا ہے. حج میں احرام پہنتے ہیں, آخری سفر میں کفن پہنا جائے گا. یہاں بھی بچوں کو, گھر والوں کو چھوڑ کر چلے گئے, وہاں بھی چھوڑ دیں گے. یہاں جہاز پہ سوار ہیں, وہاں چند کندھوں پہ سوار ہوں گے. اللہ ہمارا سفر آخرت بہترین کر دے. پھر اس پہ آئے 204 سے 206 تک ٹاپک لکھیے خوش آمدانہ گفتگو. ایک کردار سے آپ کی ملاقات کرائی جا رہی ہے جس کو آپ اردو میں کہیں باتوں کا دھنی, جس کو آپ کہہ سکتے ہیں گفتار کا غازی, کردار کا غازی نہیں بنا. اللہ ایسے لوگوں سے بچائیں جو باتیں تو بڑی میٹھی کریں آپ کے منہ پہ لیکن دلوں میں وہ کفر بھی اور نشکری اور رسیاں چھڑانے والے انداز رکھیں. کیسے؟ ومن الناس من یعجبک کا قوله, بس لوگوں کی دنیاوی غرض کی باتیں آپ کو خوش کر دیتی ہیں اور وہ اپنے دل کی باتوں پر اللہ کو گواہ کرتا ہے حالانکہ دراصل وہ زبردست جھگڑالو ہے. جب وہ لوٹ کر جاتا ہے تو زمین پر فساد پھیلانے کی کوشش کرتا ہے اور کھیتی اور نسل کی بربادی کی کوشش کرتا ہے, اور اللہ تعالیٰ فساد کو ناپسند کرتا ہے. اور جب اسے کہا جائے کہ اللہ سے ڈرو تو تکبر اور تعصب اسے گناہ پر آمادہ کر دیتا ہے. ایسے کے لیے بس جہنم ہی کافی ہے اور یقیناً وہ بدترین جگہ ہے. یہ ہے جی القلب المنافق 204 میں دل کے اندر نفاق رکھنے والے کردار کی چند باتیں. وَهُوَ لَدُّ الْخِسَامِ, جھگڑالو, خسم کہتے ہیں جھگڑے کو. پانچ لفظ اپنے پانچ انگلیوں پہ نوٹ کر لیں, جھگڑالو, فسادی, اناپرست, متکبر اور متعصب نہیں بننا. ورنہ کردار بہت برا ہوگا۔ پھر اسی طرح سے آپ دیکھیے کیسے شخص کا دل دوغلا دل ہوتا ہے، منافق کردار کے کمزور اور گفتار کے غازی ہوتے ہیں، بظاہر خوش مزاج حقیقتاً جھگڑالو۔ اللہ تعالیٰ ایسے لوگوں سے بچائے۔ قرآن پاک میں قلب منافق، جس کو اس بارے میں آپ کے لیے چوز کیا گیا اس آیت کے ساتھ، 10 مختلف مقامات ہیں، البقرہ 204، نساء 63، 108 نساء، مائدہ 74، توبہ 64، پھر توبہ 77، سورۃ الفتح 11، 12، 12، الحشر 14 اور سورۃ محمد 20۔ ان آیتوں میں جگہ جگہ ہم دیکھیں گے کہ نفاق والا دل کیسا ہوتا ہے۔ آج اس کو نہیں چھیڑنا چاہتی، کیونکہ ابھی ہم ہدایت کی طرف نئے نئے آ رہے ہیں، کہیں گھبرا نہ جائیں، سن سن کر یہ نہ سوچنے لگ جائیں کہ کہیں میں بھی منافق ہوں۔ تو آپ تسلی رکھیے، اگر آپ ابھی تک قرآن سن رہی ہیں تو آپ منافق نہیں ہیں، کیونکہ منافق اتنی دیر نہیں بیٹھ سکتا، یہ بات یاد رکھیے۔ اللہ تعالی ہم سب کو نفاق سے بچائے۔ آگے ایک بڑا پیارا کردار ہے، 207، اللہ کی رضا چاہنے والے۔ وَمِنَ النَّاسِ مَن يَشْرِي نَفْسَهُ ابْتِغَاءَ مَرْضَاتِ اللَّهِ، اور بعض لوگ وہ بھی ہیں جو اللہ کی رضا مندی کی طلب میں اپنی جان تک بیچ ڈالتے ہیں۔ اللہ ہمیں ایسے لوگوں میں شامل کر لے۔ اللہ تعالیٰ اپنے بندوں پر بڑی مہربانی کرنے والا ہے۔ یہ کیسے بکتی ہے، اس کو آگے جاتے جائیں گے تو دکھتے جائیں گے۔ بس اتنا نوٹ کر لیں کہ یہ القلب المتقی ہے۔ جب دل متقی بن جاتا ہے، جب بندے کے دل میں قلب المہدی کی کیفیات آ جاتی ہیں، تو وہ پھر بہت او نہیں کرتا، جمع تفریق نہیں کرتا۔ اللہ کے معاملات میں اتنا وقت دیا، اتنا مال دیا، یہ ہو گیا، تھک گیا، بیٹھ گیا، اس کے دل میں ایک تڑپ ہے کہ جب تک رب راضی نہ ہو، اور یا یہ تو ہن نفس المطمئنہ کی پکار نہ سن لوں، میں تو آگے چلتی ہی جاؤں گی۔ آگے آئے 208 سے 213، دین کی مکمل اطاعت کا حکم، اور کیسے، ادخلوا فی السلم کافہ، یا ایھا الذین آمنوا ادخلوا فی السلم کافہ، ایمان والو اسلام میں پورے پورے داخل ہو جاؤ، اور شیطان کے قدموں کی تابعداری نہ کرو، وہ تمہارا کھلا دشمن ہے۔ ادھورا دل نہیں چاہیے، اللہ کو آپ کا میرا پورا دل چاہیے۔ اگر تم باوجود تمہارے پاس دلیلیں آ جانے کے بھی پھسل جاؤ، تو جان لو کہ اللہ تعالیٰ غلبے والا اور حکمت والا ہے۔ کیا لوگوں کو اس بات کا انتظار ہے کہ ان کے پاس خود اللہ تعالیٰ بادل کے سائبانوں میں آ جائے، اور فرشتے بھی، اور کام انتہا تک پہنچا دیا جائے؟ اللہ ہی کی طرف تمام کام لوٹائے جاتے ہیں، یعنی توبہ کرنے میں دیر کیوں کر رہے ہو؟ بنی اسرائیل سے پوچھو تو کہ ہم نے انہیں کس قدر روشن نشانیاں عطا فرمائی، اور جو شخص اللہ تعالیٰ کی نعمتوں کو اپنے پاس پہنچ جانے کے بعد بدل ڈالے، وہ جان لے کہ اللہ تعالیٰ بھی سخت عذابوں والا ہے۔ کفار کے لیے دنیا کی زندگی خوب زینت دار کی گئی، وہ ایمان والوں سے ہنسی مذاق کرتے ہیں، حالانکہ پرہیزگار لوگ قیامت کے دن ان سے اعلیٰ ہوں گے۔ اللہ تعالیٰ جسے چاہتا ہے بے حساب روزی دیتا ہے۔ اللہ ہمیں ایسے ہی لوگوں میں شامل کرے۔ دراصل لوگ ایک ہی گروہ تھے، اللہ تعالیٰ نے نبیوں کو خوشخبریاں دینے اور ڈرانے والا بنا کر بھیجا، اور ان کے ساتھ سچی کتابیں نازل فرمائی تاکہ لوگوں کے ہر اختلافی امر کا فیصلہ ہو جائے، اور صرف انہی لوگوں نے جو اسے دیے گئے تھے، اپنے پاس دلائل آ چکنے کے بعد آپس کے بغض اور عناد کی وجہ سے اس میں اختلاف کیا۔ اس لیے اللہ پاک نے ایمان والوں کی اس اختلاف میں بھی حق کی طرف اپنی مشیت سے راہبری کی، اور اللہ تعالیٰ جس کو چاہے سیدھی راہ کی طرف راہبری کرتا ہے۔ بہت ہی بڑی بات ہے کہ انسانیت کا آغاز اجتماعیت سے تھا، لوگ توحید پہ تھے، اللہ تعالیٰ کو ایک مانتے تھے، بعد میں وقت کے ساتھ ساتھ چیزیں جب بڑھ گئیں اور لوگوں نے اللہ کی بات کو چھوڑ کر شیاطین کی اور دوسری چیزوں کو ماننا شروع کیا، اس سے پتہ چلتا ہے کہ انسان بنیادی طور پہ گناہگار نہیں ہے۔ یہ تو وقت کے ساتھ شیطان نے یہ چیزیں اس کے لیے عام کر دی۔ آپ کے میرے عمل کی بات کیا ہے؟ اختلافات کو ہوا نہیں دینی۔ اور اس کے بعد خوبصورت سی آیت، انجوائے کیجئے اس کو، 214، جنت سستا سودا نہیں۔ کیسے، ام حسبتم، अन तदहुलुल जन्ना, क्या तुमने ये गुमान किया है। देखिए ऐसा खूबसूरत अंदाज है ना, क्या तुम ये गुमान किए बैठे हो कि जन्नत में चले जाओगे। हालांकि अब तक तुम पर वो हालात नहीं आए जब तुम से अगले लोगों पर आए थे, इन्हें बीमारियां और मुसीबतें पहुंची और वो यहां तक झंझोड़े गए कि रसूल और इसके साथ के ईमान वाले कहने लगे कि अल्लाह की मदद कब आएगी, सुन रखो कि अल्लाह की मदद करीब है। हम तो छोटी छोटी चीजों पर घबराते हैं, उनके तो जिस्म आरों से चीरे गए। फिर आयत 215 से 221 टॉपिक इन्फाक फी सबीलिल्लाह और जिहाद का बयान, और क्या हुक्म दिया, क्या खुशखबरी दी। वमा तफलू मिन खैरिन फइन्नल्लाह बिही अलीम, आपसे पूछते हैं वो क्या खर्च करें। देखिए जब अंदर हिदायत की जोत जोगती है ना, तो बंदा ये नहीं कहता क्या ना खर्च करूं, वो कहता है मैं क्या खर्च करूं। दो दफा आपको ये सवाल अभी आयतों में दिखेगा, साहबा के पूछा करते थे अल्लाह के नबी हम क्या खर्च करें, क्योंकि पता लग जाता है ना हिदायत की तरफ आते ही कि हमारा माल हमारा नहीं, हमारे पीछे छोड़ दिया, पता नहीं क्या कुछ होगा। तो अपनी जिंदगी में अपनी चीजों को अच्छे अच्छे रास्तों में लगा दे। तो जवाब सुनिए, आप कह दीजिए जो माल तुम खर्च करो वो माँ बाप के लिए है और रिश्तेदारों और यतीमों और मिस्कीनों और मुसाफिरों के लिए है, और तुम जो कुछ भलाई करोगे अल्लाह ताला को इसका खूब इल्म है। तुम पर जिहाद फर्ज किया गया गो वो तुम्हें दुश्वार मालूम हो। नोट करें, आज दुनिया कुछ भी कहे लेकिन कुरान कहता है मुसलमानों को लड़ाई झगड़ा पसंद नहीं है। मुमकिन है कि तुम किसी चीज को बुरी जानो और दरअसल वही तुम्हारे लिए भली हो, और ये भी मुमकिन है कि तुम किसी चीज को अच्छी समझो हालांकि वो तुम्हारे लिए बुरी हो। हकीकी इल्म अल्लाह ही को है, तुम महज बेखबर हो। इस असूल को लिख लीजिए, जिंदगी में आपके साथ कोई ऐसे हालात आते हैं, आपके बच्चों के साथ, आपकी बेटी आपके बेटे के साथ, बज़ाहर आपको बुरा लगता है, बाद में आने वाला वक्त बताता है कि उसमें कितनी बड़ी खैर थी। तो अल्लाह के फैसलों पर राजी रहने वाला दिल अल कल्बुल महदीश मांगी अल्लाह से कि अल्लाह तेरे हर फैसले पे मैं राजी हो जाऊं। लोग आपसे हुरमत वाले महीनों में लड़ाई के बारे में सवाल करते हैं, आप कह दीजिए कि इनमें लड़ाई करना सख्त गुनाह है, लेकिन अल्लाह की राह से रोकना, इसके साथ कुफर करना और मस्जिद हराम से रोकना और वहां के रहने वालों को वहां से निकालना अल्लाह के नजदीक इससे भी बड़ा गुनाह है। यानी अपने दामन में भी तो झांको, ये फितना कत्ल से भी बड़ा गुनाह है। ये लोग तुमसे लड़ाई भड़ाई करते ही रहेंगे, यहाँ तक कि अगर इनसे हो सके तो तुम्हें तुम्हारे दीन से मुर्तद कर दें, और तुम में से जो लोग अपने दीन से पलट जाएं और इसी कुफर की हालत में मरें, इनके आमाल दुनिया की जिंदगी और आखरत में बर्बाद हो जाएंगे। ये लोग जहन्नमी होंगे और हमेशा हमेशा जहन्नम में रहेंगे। अल्लाह ताला ऐसे लोगों तक हमें हिदायत का पैगाम लेकर जाने वाला बना दे। आगे आयत 218, अल्लाह की रहमत के असल उम्मीदवार कौन। उलाइका यरजून रहमतुल्लाह, उलाइका यरजून रहमतुल्लाह। अक्सर हम कहते हैं जी अल्लाह बड़ा गफूर रहीम है, तो इस आयत का आप टॉपिक अपने पास भी लिख लीजिए, अल्लाह की रहमत किस पे होती है। देखिएगा, अलबत्ता ईमान लाने वाले, हिजरत करने वाले, अल्लाह की राह में जिहाद करने वाले, उलाइका यरजून रहमतुल्लाह वल्लाहु गफूरुर रहीम, यही लोग हैं जो अल्लाह ताला की रहमत के सच्चे उम्मीदवार हैं। अल्लाह ताला बहुत बख्शने वाला और बड़ी मेहरबानी करने वाला है। तो 218 में देख लीजिए, तीन काम दिल की तख्ती पे लिखते जाइए। अगर अल्लाह की रहमत चाहते हैं, नंबर एक ईमान लाइए, फिर हिजरत करनी पड़े, हर वो चीज छोड़िए जो अल्लाह को ना पसंद है, और फिर जिद्दोजहद करते हुए जिहाद तक पहुंच जाइए जो अपने नफ्स से लेकर मुआशरे के अंधेरों को दूर करने तक फैल जाएगा। फिर इकसामे बिर में अभी तक जो डूस की बातें थी, अब कुछ नापसंदीदा चीजों में से एक चीज शराब और जुआ, गैम्बलिंग एंड लीकर, या सलून का, वो आपसे सवाल करते हैं क्या। लोग आपसे शराब और जुए का मसला पूछते हैं, आप कह दीजिए इन दोनों में बहुत बड़ा गुनाह है और लोगों को इससे दुनियावी फायदा भी होता है, लेकिन इनका गुनाह इनके नफे से बहुत ज्यादा है। आपसे ये भी दरियाफ्त करते हैं कि क्या कुछ खर्च करें, तो आप कह दीजिए हाजत से ज्यादा चीज। अल्लाह ताला इसी तरह अपने अहकाम साफ साफ तुम्हारे लिए बयान फरमा रहा है ताकि तुम समझ बूझ रखो, यानी सोच समझ रखो। دنیا کے کاموں اور دین کے کاموں میں بھی، یعنی امور دینی اور دنیاوی کو، اور تجھ سے یتیموں کے بارے میں بھی سوال کرتے ہیں، آپ کہہ دیجئے کہ ان کی خیر خواہی بہتر ہے، تم اگر ان کا مال اپنے مال میں ملا بھی لو تو تمہارے بھائی ہیں۔ بد نیت اور نیک نیت ہر ایک کو اللہ خوب جانتا ہے، اور اگر اللہ چاہتا تو تمہیں مشقت میں ڈال دیتا، یقیناً اللہ تعالیٰ غلبے والا اور حکمت والا ہے۔ معاشرے کے پسے ہوئے طبقوں کے حقوق کا اللہ یہاں ذکر فرما رہے ہیں۔ اس کے بعد یہ آیت 221 سے اب تقریباً پارے کے آخر تک، آخری رکوع جو جہاد سے متعلق ہیں، یہاں نکاح اور طلاق کے مسائل ہیں۔ تو آیت 221 سے شادی، بیاہ، نکاح، طلاق، رضاعت اور عدت، ان ساری باتوں کا تذکرہ ہے۔ یہ اقسام بر کا ایک بہت بڑا حصہ ہے، اس کو دین معاملات کہتے ہیں۔ دین کا چار حصوں میں اگر آپ انالیسس کریں تو 1/4 آف ریلیجن از اباؤٹ معاملات، حقوق العباد، الدین والمعاملہ۔ آپ نے فرمایا دین اصل میں معاملے کا نام ہے، اور ہماری زبان میں کہتے ہیں راہ پیا جانے تو واہ پیا جانے۔ ہمارا دوسروں کے ساتھ معاملہ کھلتا ہی تب ہے جب شادی بیاہ ہوتا ہے۔ تو دیکھیے گا آیت 221، وَلَا تَنْكِحُ الْمُشْرِكَاتِ حَتَّى يُؤْمِنَّ، اور شرک کرنے والی عورتوں سے یہاں تک کہ وہ ایمان نہ لائیں تم نکاح نہ کرو۔ سیدھی سی بات ہے، کیونکہ ایماندار لونڈی بھی شرک کرنے والی آزاد عورت سے بہتر ہے، وہ تمہیں مشرکہ ہی اچھی لگتی ہو۔ اور نہ شرک کرنے والے مردوں کے نکاح میں اپنی عورتوں کو دو، یعنی بیٹیوں اور بہنوں کو، جب تک وہ ایمان نہ لائیں۔ ایماندار غلام آزاد مشرک سے بہتر ہے، وہ مشرک تمہیں اچھا لگے۔ اب اتنا بڑا حکم اللہ نے دیا تو اس کے پیچھے علت کیا ہے؟ تو اس علت یعنی اس وجہ کو بتایا کہ کیوں مشرک کے ساتھ نکاح نہ کیا جائے، اس لیے کہ اولئک یدعون الی النار واللہ یدعو الی الجنہ، اس لیے کہ یہ لوگ جہنم کی طرف بلاتے ہیں اور اللہ جنت کی طرف اور اپنی بخشش کی طرف اپنے حکم سے بلاتا ہے، اور اپنی آیتیں لوگوں کے لیے بیان فرما رہا ہے تاکہ وہ نصیحت حاصل کریں۔ آپ دیکھیے کہ نکاح ہمارے معاشرے کا ایک بنیادی عنصر ہے، اور اگر آج کے دور میں کوئی نبی آتا تو یقین کیجئے ہماری شادی بیاہ کی رسموں پہ بات کرتا۔ ہر طور کے نبی نے بگاڑ کی اصل چیز کو پکڑا۔ آج اس کلچر کی خرابی نے ہمیں مصروف بھی کیا اور مشغول بھی کیا اور دکھی بھی کیا۔ شادی کرنا کرانا ایک جہاد بن گیا، باقی جہاد کون کرے؟ اللہ کے نبی نے کیا فرمایا؟ سنن ابی داؤد 2047، عورتوں سے نکاح چار چیزوں کی بنا پر کیا جاتا ہے۔ ایک، ان کے مال کی وجہ سے، ان کے حسب نصب کی وجہ سے، ان کی خوبصورتی کی بنا پر، اور ان کی دینداری کے سبب۔ تم دیندار عورت سے نکاح کر کے کامیاب بن جاؤ، تمہارے ہاتھ خاک آلود ہوں۔ تو آج صرف اس حدیث پہ غور کر کے سوچئے، آگے بات ہوگی جب جائیں گے سورۃ نساء پہ پانچویں پارے پہ، کہ آج شادی بیاہ میں بگاڑ کہاں ہے۔ اس کے بعد آئے 222 سے 232، اسلامی آئلی قوانین۔ شوہر بیوی کا رشتہ صرف ایسا رشتہ نہیں کہ جس میں آپ کسی کو کوئی چیز دیں اور وہ لے لے، اس کے اندر بہت قربت بھی ہے، مزاج اور مزاج کی ہم آہنگی کے ساتھ ساتھ کچھ پرسنل زندگی کے مسائل ہیں۔ اسی میں یہاں حیض کا ذکر ہے، کیونکہ لوگ پوچھتے ہیں کہ قرآن میں یہ آیتیں کیوں ہیں، تو لکھ لیجئے ابھی سے، نکاح کے بعد طلاق کا اگر موقع بنتا ہے تو اس میں یہ حیض یا پیریڈ، جس کا ایک بہت بنیادی رول ہے، اسی لیے یہاں فرمایا یسلونک عن المحیض، آپ سے حیض کے بارے میں سوال کرتے ہیں، آپ کہہ دیجئے وہ گندگی ہے، حالت حیض میں عورتوں سے الگ رہو اور جب تک وہ پاک نہ ہو جائیں ان کے قریب نہ جاؤ، ہاں جب وہ پاک ہو جائیں تو ان کے پاس جاؤ جہاں سے اللہ نے تمہیں اجازت دی ہے۔ اللہ تعالیٰ توبہ کرنے والوں کو اور پاک رہنے والوں کو پسند فرماتا ہے۔ اس کے احکامات کے لیے آپ کتاب الطہارہ کا یہ ٹاپک سن سکتے ہیں، ہر جگہ موجود ہے الحمدللہ، اور بہت سارے لوگ پڑھاتے ہیں، لیکن ہمارے پاس نور القرآن کے ایپ پہ بھی موجود ہے، اور nurulquran.com ویب سائٹ میں اگر آپ بکس کے اندر دیکھیں گے تو آپ کو یہ مسائل بہت اچھی طرح ملیں گے۔ عورت اور مرد کے تعلق کا بامقصد ہونا بیان کیا جا رہا ہے، کس طریقے سے؟ نساؤکم حرث لکم، تمہاری بیویاں تمہاری کھیتیاں ہیں، اپنی کھیتیوں میں جس طرح چاہو آؤ اور اپنے لیے نیک اعمال آگے بھیجو، اور اللہ تعالیٰ سے ڈرتے رہا کرو، اور جان رکھو کہ تم اس سے ملنے والے ہو، اور ایمان والوں کو خوشخبری سنا دیجئے۔ یعنی عورت اور مرد کا تعلق با مقصد ہے، کسان کو جو خوشی اپنی کھیتی کو دیکھ کر ہوتی ہے، شوہر کو وہ خوشی اپنی بیوی کو دیکھ کر ہونی چاہیے، نہ کہ باہر کی کسی عورت کو۔ اور اللہ تعالیٰ کو اپنی قسموں کا اس طرح نشانہ نہ بناؤ کہ بھلائی اور پرہیزگاری اور لوگوں کے درمیان کی اصلاح کو چھوڑ بیٹھو، اور اللہ تعالیٰ سننے والا اور جاننے والا ہے۔ بعض خواتین ناراض ہو جاتی ہیں اس کھیتی کے لفظ پہ، تو چند جملے بول دوں کہ فکشن نے، فلموں ڈراموں نے عورت کو کیا بنایا؟ چاند، تتلی۔ چاند کو دیکھنے میں کیا مشقت ہے؟ ہر ایک دیکھے۔ تتلی پکڑنا کیا مشکل ہے؟ اسی لیے تو عورت آج کٹھپتلی بن گئی۔ مرد کو ذمہ دار بنایا جا رہا ہے کسان سمجھ کر کہ اپنی بیوی کی ٹیک کیئر بھی کرو۔ اسی طرح دیکھیے کہ یہاں یہ جو قسموں کی بات ہے، تو یہاں صرف طلاق کا موضوع شروع ہو چکا ہے، کیونکہ طلاق قسم کی شدید ترین قسم ہے، جس میں پہلے ایلا ہے اور اس کے بعد طلاق ہے۔ اللہ تعالیٰ فرماتے ہیں، اللہ تعالیٰ تمہیں تمہاری ان قسموں پر نہ پکڑے گا جو پختہ نہ ہو، ہاں اس کی پکڑ اس چیز پر ہے جو تمہارے دلوں کا فیل ہو، اللہ تعالیٰ بخشنے والا اور بردبار ہے۔ تو گویا کہ قسم القلوب آیت 225 میں قسموں کی بات ہے، یعنی دل سے قسم کھانا، یہی ہے اصل میں قابل مواخذہ چیز۔ پھر آئے 226-227، اصلاح شرع ایلا۔ ایلا کہتے ہیں مرد کا اپنی بیوی سے روٹھ جانا۔ اس کی بنیادی شرائط میں ایک شرط ہے کہ 4 ماہ سے زیادہ یہ نہیں ہو سکتا۔ کیسے؟ آج کتنی عورتیں ہیں وہ کئی سال نہ تو بیوی نہ بیوہ، مرد حقوق خاص بھی نہیں پورا کرتے اور بات بھی نہیں کرتے، اور وہ صرف عزت اور خاندان کے نام پر بیٹھی رہتی ہیں۔ اللہ نے ایسے ظلم اور ایسی تکلیفوں سے عورت کو بچانے کے لیے یہ ساری باتیں ہمارے سامنے رکھی، پڑھیے گا اور ان کو پڑھتے وقت درد بھی محسوس کیجیے گا آج کی عورت کا۔ جو لوگ اپنی بیویوں سے تعلق نہ رکھنے کی قسمیں کھائیں، ان کے لیے 4 مہینے کی مدت ہے، پھر اگر وہ لوٹ آئیں تو اللہ تعالیٰ بھی بخشنے والا مہربان ہے، اور اگر طلاق کا ہی قصد کر لیں تو اللہ تعالیٰ سننے والا جاننے والا ہے۔ آگے طلاق کا طریقہ اور اس کی عدت ہے، آیت 228 سے 232 تک میں۔ طلاق کی عدت، والمطلقات یتربصن بانفسہن ثلاثۃ قروء۔ طلاق والی عورتیں اپنے آپ کو 3 حیض تک روکے رکھیں، انہیں حلال نہیں کہ اللہ نے ان کے رحم میں جو پیدا کیا ہو اسے چھپائیں۔ اگر انہیں اللہ تعالیٰ پر اور قیامت کے دن پر ایمان ہو، ان کے خاوند اس مدت میں انہیں لوٹا لینے کے پورے حقدار ہیں، اگر ان کا ارادہ اصلاح کا ہو، یعنی کہ اور سزائیں دینی ہے کہ اب کچھ اور بھی تمہیں ستا لے۔ اور عورتوں کو بھی ویسے ہی حق ہیں جیسے ان پر مردوں کے حق ہیں، اچھائی کے ساتھ۔ ہاں، مردوں کو عورتوں پر فضیلت ہے، اس لیے کہ مرد نے نکاح کے وقت ایک اچھا خاصا مال لگایا، اور اللہ تعالیٰ غالب ہے، حکمت والا ہے۔ اب یہاں سے طلاق کا طریقہ آپ کو بھی انشاءاللہ فلو چارٹ میں دکھاتے ہیں۔ یہ طلاق کے 2 مرتبہ ہیں، پھر یا تو اچھائی سے روکنا یا عمدگی کے ساتھ چھوڑ دینا ہے، اور تمہیں حلال نہیں کہ تم نے جو انہیں دیا ہے اس میں سے کچھ بھی لو۔ ہاں، یہ اور بات ہے کہ دونوں کو اللہ کی حدیں قائم نہ رکھ سکنے کا خوف ہو، اس لیے اگر تمہیں ڈر ہو کہ یہ دونوں اللہ کی حدیں قائم نہ رکھ سکیں گے، تو عورت رہائی پانے کے لیے کچھ دے ڈالے، اس میں دونوں پر گناہ نہیں، یہ اللہ کی حدود ہیں، خبردار ان سے آگے نہیں بڑھنا۔ اور جو لوگ اللہ کی حدوں سے تجاوز کر جائیں وہ ظالم ہے۔ اتنی تفصیل سے جو نماز کا طریقہ نہیں ہے قرآن میں، جتنی تفصیل سے طلاق کا طریقہ ہے۔ تو ہدایت کے طالب دل کے ساتھ ان آیتوں کو لیجئے۔ آج اگر یہ آیتیں صرف اس کا ترجمہ معاشرے میں عام کر دیا جائے تو کتنے ٹوٹے ہوئے گھر واپس جڑ سکتے ہیں۔ فرمایا، پھر اگر اس کو 3ری بار طلاق دے دے تو اب اس کے لیے حلال نہیں جب تک کہ وہ عورت اس کے سوا دوسرے سے نکاح نہ کرے، پھر اگر وہ بھی طلاق دے دے تو ان دونوں کو میل جول کر لینے میں کوئی گناہ نہیں، بشرطے کہ یہ جان لیں کہ اللہ کی حدوں کو قائم رکھ سکیں گے، یہ اللہ تعالیٰ کی حدود ہیں جنہیں وہ جاننے والوں کے لیے بیان فرما رہا ہے۔ جب تم عورتوں کو طلاق دو اور وہ اپنی عدت ختم کرنے پر آئیں تو اب انہیں اچھی طرح بساؤ۔ ہم کیا کرتے ہیں؟ اللہ کی پناہ، یا بھلائی کے ساتھ الگ کر دو، اور انہیں تکلیف پہنچانے کی غرض سے ظلم اور زیادتی کے لیے نہ روکو۔ جو شخص ایسا کرے اس نے اپنی جان پر ظلم کیا۔ تم اللہ کے احکام کو ہنسی کھیل نہ بناؤ، और हकीकत है कि आज खेल बन गई, तलाक भी और शादी भी। शादी तो खेल खिलौने खेलते हैं, गुड्डी गुड्डे की शादी करते हैं फिल्मों को देख देख कर, उनके स्लॉट्स फिट करते हैं ऊपर, और तलाक भी ये खेल तमाशा बन गया। और अल्लाह का एहसान जो तुम पर है याद करो, और जो कुछ किताबो हिकमत इसने नाजिल फरमाई है जिससे तुम्हें नसीहत कर रहा है इसे भी, और अल्लाह ताला से डरते रहा करो, और जान रखो कि अल्लाह ताला हर चीज को जानता है। और जब तुम अपनी औरतों को तलाक दो और वो अपनी इद्दत पूरी कर लें, तो इन्हें इनके खाविंदों से निकाह करने से ना रोको जबकि वो आपस में दस्तूर के मुताबिक रजामंद हो। ये नसीहत उनको की जाती है जिन्हें तुम में से अल्लाह ताला पर और क़यामत के दिन पर यकीन और ईमान हो। इसमें तुम्हारी बेहतरी है, इसमें तुम्हारी बेहतरीन सफाई और पाकीजगी है, अल्लाह ताला जानता है और तुम नहीं जानते। देखिए कितनी आयतें हैं, आइए जरा इन सारी आयतों को समअप करते हैं, क्योंकि ये मुआशरे का एक बुनियादी हिस्सा है। आज भी कितने घर टूट रहे हैं, और दुख की बात है कि औरत मर्द का ताल्लुक हर तरफ से बिगड़ गया। तो आयत 229 को देखिए, तो तलाक रजई की बात है, वो तलाक जिसके बाद मर्द रुजू कर सकता है। तो रुजू का हक दो बार होता है, इसके बाद रुजू करके मियां बीवी बन के रहो, नहीं तो फिर तीसरी तलाक मुकम्मल जुदाई होगी। तलाक के बारे में अल्लाह के नबी क्या फरमाते हैं, सुनन अबी दाऊद की रिवायत 2177। अल्लाह ताला के नजदीक हलाल चीजों में तलाक से ज्यादा नापसंदीदा कोई नहीं, लेकिन याद रखिए ये हलाल है। जब हदें टूटने लग जाएं, जब एक दूसरे की मुंहमारी हो जाए, तो फिर वही बात है कि फिर जख्म से बचते हुए टांग भी काटनी पड़ती है कि जान बच जाए। आइए तलाक का तरीका पढ़ते हैं कुरान की रोशनी में, एक फ्लो चार्ट में। तलाक हसना, खूबसूरत तलाक, पहली और दूसरी तलाक जिसको रजई तलाक कहते हैं, उसका तरीका नंबर एक रुजू का हक, हैज से तोहर, हैज से तोहर, हैज से तोहर, फिर अगले तोहर के बाद इद्दत खत्म। तीन पीरियड्स तक शौहर बीवी एक साथ रहेंगे, बीवी बनेगी, ठनेगी, सजाएगी। कैसे करेंगे ये तलाक की इद्दत? इद्दत सलासत रूह है, अभी आपने तर्जमे में सुना। औरत शौहर के घर में रहेगी, शौहर के लिए जीनत का एहतमाम करेगी, हमल नहीं छुपाएगी, कोई शख्स निकाह का पैगाम नहीं भिजवाएगा। फिर उसके बाद क्या करो? फइंसाकुम बिमारूफ, रख लो, रजू करना मुराद है। क्या आदाब है? तंग करने के लिए वापस ना रखो, ज्यादती के लिए ना रोको, आइंदा बेहतर तरीके से रहने का इरादा है तो आ जाओ, रुजू कर लो। फिर के टूटी हड्डियों को जोड़ने वाला टूटे घरों को जोड़ लेता है, अलजब्बार है वो। नहीं समझ आती बात, नहीं रखते तो तसरी हम बेहसान, ये है तीसरी तलाक। और इस तलाक के आदाब क्या है? जो माल तहाइफ बीवी को दे चुके वापिस मत लो। हमारे तो वो मंगनी की अंगूठी से शुरू करते हैं, और जो कड़े ला लेते वो भी मांगते, गलत बात है। औरत मर्द का घर छोड़ देगी, तीसरी तलाक के बाद नहीं रहेगी साथ, निकाह के लिए आजाद है। साबिका शौहर से निकाह खत्म, और साबिका शौहर से नई शरायत पर नया निकाह हो सकता है। देखिए मैं इस मौजू पे बहुत सेंसिटिव हूँ, बहुत सारे हमारे घर बहनों के और भाइयों के जो गुस्से में और सिर्फ खाने में नमक तेज होने पर ही टूट जाते हैं, उनके जुड़ने की गुंजाइश होती है। अगर हम हिदायत के तालिब बनकर सिर्फ इन आयतों का तर्जमा ले लें, अल्लाह हमें इसकी तौफीक दे। फिर आगे देखिए आयत 229 से 231 में हमने तीसरी तलाक जिसको तलाक बायना कहते हैं, इसको बत्ता भी कहते हैं, यानी पत्ता ही कट गया, अब कोई हक नहीं, इसमें रुजू का हक नहीं है, हैज तो हर तीन है, इद्दत जब खत्म तो खत्म। और इसी तरह से इसकी इद्दत भी तीन क्रू है, औरत शौहर का घर छोड़ देगी, दौरान इद्दत कोई भी शख्स इशारतन भी निकाह का पैगाम नहीं, इशारतन निकाह का पैगाम दे सकता है लेकिन क्लैरिटी से बात नहीं हो सकती। और इसी तरह निकाह खत्म होगा, औरत निकाह के लिए आजाद है, पिछले शौहर से निकाह खत्म, किसी भी शख्स से औरत की शादी हो सकती है। हलाला क्या है? देखिए ये सब बातें आप चाहें सुनना डिटेल से तो इन्हीं आयतों की डिटेल तफसीर सुनिए, असबीलुल जन्ना, सबीलुल जन्ना और जो भी तफसीर के सेट्स हैं वेबसाइट पे, हर चीज की तफसील मौजूद है। हलाला की क्या हैसियत है? साबका शौहर से निकाह सिर्फ इस सूरत में हो सकता है जब औरत किसी दूसरे शख्स से निकाह करे, फितरी तौर पर कोई प्री प्लानिंग नहीं है, बेवा हो गई या फिर दूसरी जगह इत्तफाकन बात नहीं बनी, तलाक हो गई, پھر وہ عورت پاک ہو گئی تو پھر پہلے شوہر سے نکاح دوبارہ نئے سارے معاملات کے ساتھ ہو سکتا ہے. ہاں ارادتاً حلالہ کرنا یا کروانا یہ ناجائز ہے. اللہ ہماری امت کو ہدایت کی راہ پر ڈال دے. ہمیں تو طلاق کا طریقہ نہیں سمجھ آیا قرآن سے, باقی کہاں آتے. کبھی کبھی کیا ہوتا ہے, شوہر بیوی کا معاملہ ہوا تو بچہ بھی ہوتا ہے. اب آگے 233 میں رضاعت کے مسائل ہیں, یعنی جب طلاق ہو اور عورت کے پاس بچہ بھی ہو اور عام حالات میں بھی. والوالدات یرضعن اولادہن حولین کاملین, مائیں اپنی اولاد کو 2 سال کامل دودھ پلائیں, جن کا ارادہ دودھ پلانے کی مدت بالکل پوری کرنے کا ہو, اور جن کے بچے ہیں ان کے ذمہ ان کا روٹی کپڑا ہے جو مطابق دستور کے ہو. ہر شخص اتنی ہی تکلیف دیا جاتا ہے جتنی اس کی طاقت ہے. کیسے؟ ماں کو اس بچے کی وجہ سے یا باپ کو اس کی اولاد کی وجہ سے کوئی ضرر نہ پہنچایا جائے. وارث پر بھی اسی جیسی ذمہ داری ہے. پھر اگر دونوں یعنی ماں باپ اپنی رضامندی اور باہمی مشورے سے دودھ چھڑانا چاہیں تو دونوں پر کچھ گناہ نہیں, اور اگر تمہارا ارادہ اپنی اولاد کو دودھ پلوانے کا ہو تو بھی تم پر کوئی گناہ نہیں, جبکہ تم ان کو مطابق دستور کے جو دینا ہو وہ ان کے حوالے کر دو. اللہ تعالیٰ سے ڈرتے رہو اور جانتے رہو کہ اللہ تعالیٰ تمہارے اعمال کی دیکھ بھال کر رہا ہے. انسانی معاملات میں اللہ کا ڈر بہت بڑی نعمت ہے. پھر آیت 234 میں عدت کے مسائل ہیں. کون سی عدت؟ بیوگی کی عدت. بہت ساری بہنیں سوال کرتی ہیں تو اس آیت کا نمبر لے لیں, اس کی تفسیر سن لیں تو سب مل جائے گا آپ کو. وَالَّذِينَ يُتَبَفَّوْنَ مِنْكُمْ وَيَذَرُونَ أَزْوَاجًا, تم میں سے جو لوگ فوت ہو جائیں اور بیویاں چھوڑ جائیں, وہ عورتیں اپنے آپ کو 4 مہینے اور 10 دن عدت میں رکھیں, پھر جب مدت ختم کر لیں تو جو اچھائی کے ساتھ وہ اپنے لیے کریں, اس میں تم پر کوئی گناہ نہیں, اور اللہ تعالیٰ تمہارے ہر عمل سے خبردار ہے. تم پر اس میں بھی کوئی گناہ نہیں کہ تم اشارتاً ان عورتوں سے نکاح کی بات کرو یا اپنے دل میں پوشیدہ ارادہ کرو. اللہ تعالیٰ کو علم ہے کہ تم ضرور ان سے ذکر کرو گے, لیکن تم ان سے پوشیدہ وعدے نہ کرو. ہاں یہ اور بات ہے کہ تم بھلی بات کرو اور عقد نکاح جب تک عدت ختم نہ ہو جائے پختہ نہ کرو. جان رکھو کہ اللہ تعالیٰ تمہارے دلوں کی باتوں کا بھی علم رکھتا ہے, تم اس سے خوف کھاتے رہا کرو. اور یہ بھی جان رکھو کہ اللہ تعالیٰ بخشش اور حلم والا ہے. اللہ کے تعلقات کے ساتھ ساتھ بندوں کے تعلقات میں بھی تقووں کی ضرورت ہے. اب یہاں سے حق مہر سے متعلقات کچھ چیزیں. اگر تم عورتوں کو بغیر ہاتھ لگائے اور بغیر مہر مقرر کیے طلاق دے دو تو بھی تم پر کوئی گناہ نہیں. ہاں انہیں کچھ نہ کچھ فائدہ دو, خوشحال اپنے انداز سے اور تنگ دست اپنی طاقت کے مطابق دستور کے مطابق اچھا فائدہ دے. بھلائی کرنے والوں پر یہ لازم ہے. اور اگر تم عورتوں کو اس سے پہلے طلاق دے دو کہ تم نے انہیں ہاتھ لگایا ہو اور تم نے ان کا مہر بھی مقرر کر دیا ہو تو مقررہ مہر کا آدھا مہر دے دو. یہ اور بات ہے کہ وہ خود معاف کر دیں یا وہ شخص معاف کر دے جس کے ہاتھ میں نکاح کی گرا ہے. تمہارا معاف کر دینا تقویٰ سے بہت نزدیک ہے. نوٹ کریں, بار بار تقویٰ کا ذکر آ رہا ہے طلاق نکاح اور شادی میں. اور آپس کی فضیلت اور بزرگی کو فراموش نہ کرو, یقیناً اللہ تعالیٰ تمہارے اعمال کو دیکھ رہا ہے. اللہ اکبر کبیرہ. باتیں ہیں نکاح کی, طلاق کی, عدت کی, بیچ میں تذکرہ ہے نماز کا. آیت 238 سے 242. نماز دین کے لیے حصار ہے, کیونکہ ایسے معاملات جب گھروں میں پڑتے ہیں تو نمازیں چھوٹتی ہیں. ہر وقت محفلیں سجتی ہیں, ایک پارٹی اٹھتی ہے دوسری آتی ہے, تو کہا نہیں, کیا کرو؟ حافظوا علی الصلوات, نمازوں کی حفاظت کرو, بالخصوص درمیان والی نماز کی. اور اللہ تعالیٰ کے لیے باادب کھڑے ہو جاؤ, اللہ تعالیٰ کے لیے باادب کھڑے رہا کرو. اگر تمہیں خوف ہو تو پیدل ہی صحیح یا سوار ہی صحیح. ہاں جب امن ہو جائے تو اللہ کا ذکر کرو, جس طرح کہ اس نے تمہیں اس بات کی تعلیم دی جسے تم نہیں جانتے تھے. نماز, نماز اور نماز. زندگی کا سب سے اہم معاملہ نماز بنائیے. صحیح بخاری کی روایت 555, اللہ کے نبی نے فرمایا کہ رات اور دن فرشتوں کی ذمہ داریاں بدلتی ہیں. فجر اور عصر کی نماز میں ایک فرشتے آتے اور جاتے ہیں اور دوسرے میں دوسرے, اور ملاقات ہوتی ہے. پھر دونوں فرشتے جب اوپر جاتے ہیں تو اللہ تعالیٰ سے سوال جواب ہیں, جو آپ کے لیے حدیث میں نوٹ کیے گئے ہیں. تو گویا کہ کیا پتہ چلا کہ فجر اور عصر کی نماز کو زیادہ وقت پہ پڑھی ہے اور ہم یہی دو نمازیں لیٹ کرتے ہیں، اللہ ہماری اصلاح فرمائے۔ پھر آگے دیکھا ہے 239 میں، فَإِنْ خِفْتُمْ فَرِجَالًا وَرُكْبَانًا۔ منافق کا نماز کے ساتھ کیا تعلق ہے؟ اس کے دل میں نماز کی محبت نہیں ہوتی، بلا وجہ تاخیر سے ادا کرتا ہے، بے خیالی اور بے دہانی سے ادا کرتا ہے، سستی اور کاہلی سے ادا کرتا ہے۔ اگر آپ واقعی ابھی ہدایت کی طلب میں پہلی سیڑھی پہ تو کوئی بات نہیں، اٹس اوکے، پھر بھی پڑھیے، لیکن اگر آپ سب جان جنا کے پڑھ سمجھ کے نمازیں ٹھیک نہیں کر رہے تو فکر کا لمحہ ہے۔ پھر آگے آئے 240، عدت کی دو آیتیں ہیں قرآن میں، ایک منسوخ ہے اور ایک ناسخ، ان میں سے ایک آیت ہے، وَالَّذِينَ يُتَوَفَّوْنَ مِنْكُمْ وَيَذَرُونَ أَزْوَاجًا، جو لوگ تم میں سے فوت ہو جائیں اور بیویاں چھوڑ جائیں، وہ وصیت کر جائیں کہ ان کی بیویاں سال بھر تک فائدہ اٹھائیں، انہیں کوئی نہ نکالے، ہاں اگر وہ خود نکل جائیں تو تم پر اس میں کوئی گناہ نہیں، جو وہ اپنے لیے اچھائی کریں، اللہ تعالیٰ غالب اور حکمت والا۔ یہ آیت منسوخ ہے، پہلے ایک سال کی عدت تھی، اب صرف 4 ماہ 10 دن کی ہے۔ طلاق والیوں کو اچھی طرح فائدہ دینا پرہیزگاروں پر لازم ہے، اللہ تعالیٰ اسی طرح اپنی آیتیں تم پر ظاہر فرما رہا ہے تاکہ تم سمجھو۔ یہاں پہ یہ ٹاپک کلوز ہوتا ہے، وَلَا تَنْسَوُ الْفَضْلَ بَيْنَكُمْ، اگر ہمارا یہ شعبہ ٹھیک ہو جائے تو ہمارے خاندانی معاملات درست ہو جائیں۔ اب آخری آیتوں میں ایک واقعہ ہے جو اصل میں غزوہ بدر کی ذہن سازی ہے، مکی دور کے بعد مدنی دور کے آغاز کی یہ صورت ہے۔ مدینہ میں جاتے ہی سب سے پہلی جنگ جو آنی تھی وہ بدر کی تھی، تو یہاں بدر کے میدان کے سجنے کی ذہن سازی ہے اور کچھ پوائنٹس ہیں، آئیے دیکھتے ہیں۔ 243 سے 253، الجہاد بالنفس والمال، یعنی یہ کیا ہوتا ہے کہ کبھی جان لگانی پڑتی اور کبھی مال۔ الم تر الی الذین خرجوا من دیارہم، کیا تم نے انہیں نہیں دیکھا جو ہزاروں کی تعداد میں تھے اور موت کے ڈر کے مارے اپنے گھروں سے نکل کھڑے ہوئے تھے؟ اللہ تعالیٰ نے انہیں فرمایا مر جاؤ، پھر انہیں زندہ کر دیا، بے شک اللہ تعالیٰ لوگوں پر بڑا فضل کرنے والا ہے، لیکن اکثر لوگ ناشکرے ہیں۔ اللہ ہمیں ناشکر پن سے بچا دے۔ اللہ کی راہ میں جہاد کرو اور جان لو کہ اللہ تعالیٰ سنتا جانتا ہے۔ ایسا بھی کوئی ہے جو اللہ تعالیٰ کو اچھا قرض دے؟ قرض حسنہ کا تذکرہ ہے، بس اللہ تعالیٰ اسے بہت بڑھا چڑھا کر عطا فرمائے۔ اللہ تعالیٰ ہی تنگی اور کشادگی کرتا ہے اور تم سب اسی کی طرف لوٹائے جاؤ گے۔ جی، آیت 245، قرض حسنہ، من ذا الذی یقرض اللہ قرضا حسنا، کیا ہوتا ہے قرض حسنہ؟ عام طور پہ تو آپ کسی کو لون دیتے ہیں واپس لے لیں گے، قرض حسنہ ہوتا ہے اللہ کے دین کو پرموٹ کرنا، جس سے اللہ کا دین پھیلے یا اللہ کا دین بچے۔ ابھی دشمن نہیں آیا، دشمن کے دل سے کفر نکالنے کے لیے علم پر خرچ کرنا، اور جب کبھی آ جائے تو پھر تلواریں خریدنا۔ اس کی کچھ شرائط ہیں، 245 آیت میں آپ دیکھ لیجئے۔ پہلی بات ہے کہ حقیر نہ ہو، ایزا نہ دی جائے یہ قرض دینے کے بعد، دل کی خوشی سے دیجئے، حلال کمائی سے ہو، اخلاص سے نیت ہو، ناجائز آمدن نہ ہو، کم وقت نہ ہو، احسان نہ جتلایا جائے، اس کے بدلے کوئی دنیاوی فائدہ مطلوب نہ ہو اور نمائش نہ کی جائے، پھر دین کے پودے پہ بہار آتی ہے۔ ایک اور واقعہ جو حضرت موسیٰ علیہ السلام کے بعد کے دور کی کہانی ہے، اللہ کی راہ میں جہاد، 246 کا ٹاپک ہے، الم تر الی الملأ من بنی اسرائیل، کیا آپ نے حضرت موسیٰ کے بعد والی بنی اسرائیل کی جماعت کو نہیں دیکھا جبکہ انہوں نے اپنے پیغمبر سے کہا کہ کسی کو ہمارا بادشاہ بنا دیجئے تاکہ ہم اللہ کی راہ میں جہاد کریں؟ پیغمبر نے کہا کہ ممکن ہے جہاد فرض ہو جانے کے بعد تم جہاد نہ کرو، اور عموماً ایسے ہی ہوتا ہے، کیونکہ جو گرجتے ہیں وہ برستے نہیں۔ انہوں نے کہا بھلا ہم اللہ کی راہ میں جہاد کیوں نہ کریں گے، ہم تو اپنے گھروں سے اجاڑے گئے اور بچوں سے دور کر دیے گئے، پھر جب ان پر جہاد فرض ہوا تو سوائے تھوڑے سے لوگوں کے سب پھر گئے، اور اللہ تعالیٰ ظالموں کو خوب جانتا ہے، اور انہیں ان کے نبی نے فرمایا کہ اللہ تعالیٰ نے تالوت کو تمہارا بادشاہ بنا دیا ہے، تو کہنے لگے بھلا اس کی ہم پر حکومت کیسے ہو سکتی ہے، اس سے تو بہت زیادہ حقدار بادشاہت کے ہم ہیں، اس کو تو مالی کشادگی بھی نہیں دی گئی۔ نبی نے فرمایا سنو، اللہ تعالیٰ اسی کو تم پر برگزیدہ کرتا ہے، یعنی چنتا ہے، اور اسے علمی اور جسمانی برتری بھی عطا فرمائی، بات یہ ہے کہ اللہ تعالیٰ جسے چاہے اپنا ملک دے، अल्लाह ताला कुशादगी वाला और इल्म वाला है। इनके नबी ने फिर कहा कि इसकी बादशाहत की जाहरी निशानी ये है कि तुम्हारे पास वो संदूक आ जाएगा जिसमें तुम्हारे रब की तरफ से दिल जमई है यानी सकीना, और आले मूसा और आले हारून का बकिया, आले हारून का बकिया तरका है, फरिश्ते से उठाकर लाएंगे, यकीनन ये तो तुम्हारे लिए खुली दलील है अगर तुम ईमान वाले हो। जब हजरत तालूत लश्करों को लेकर निकले, अभी नायतों को जस्ट कीजिए, मुझे पता है आखिर में फोकस कम हो जाता है आपका, मेरा बढ़ जाता है, इसीलिए मैं छोड़ती नहीं हूं, अल्लाह ताला मुझे माफ करे। लेकिन ये है वो आयतें जिसको आप अगर दिल पर लेके आज सुन के उठे तो इंशाल्लाह हिदायत की तरफ बढ़ते हुए कदम आगे ही जाएंगे, पीछे नहीं आएंगे। कैसे, सुनिएगा। जब हजरत तालूत लश्करों को लेकर निकले तो कहा, सुनो, अल्लाह ताला तुम्हें एक नहर से आजमाने वाला है, जिसने इसमें से पानी पी लिया वो मेरा नहीं, और जिसे ना चखे वो मेरा है। हाँ, ये और बात है कि अपने हाथ एक चुल्लू भर ले, लेकिन सिवाय चंद के बाकी सब ने वो पानी पी लिया। हजरत तालूत मोमिनीन समेत जब नहर से गुजर गए तो वो लोग कहने लगे, क्या कहने लगे, आज तो हम में ताकत ही नहीं कि जालूत और इसके लश्करों से लड़े। लेकिन अल्लाह ताला की मुलाकात पर यकीन रखने वालों ने कहा, बसाओकात छोटी और थोड़ी सी जमातें बड़ी और बहुत सी जमातों पर अल्लाह के हुक्म से गलबा पा लेती हैं। अल्लाह ताला सब्र करने वालों के साथ है। जब इनका जालूत और इसके लश्कर से मुकाबला हुआ तो उन्होंने दुआ मांगी, कह परवरदिगार हमें सब्र दे, साबित कदमी दे और काफिर कौम पर हमारी मदद फरमा दे। यह है जी कुरानी दुआओं में से अगली दुआ जो आपके पास मौजूद है, 250 सूरत अल बकरा, रब्बना फ़रिग़ अलैना सब्रं वसब्बित अक़दामना वंसुरना अलल क़ौमिल काफिरीन। ए हमारे रब, हम पर सब्र का फैजान कर, हमारे कदम जमा दे और इस काफिर गिरोह पर हमें फताह नसीब फरमा। हुआ क्या इस दुआ के बाद, चुनाचे अल्लाह ताला के हुक्म से उन्होंने जालूतियों को शिकस्त दे दी और हजरत दाऊद अलैहिस्सलाम के हाथों जालूत कत्ल हुआ, और अल्लाह ताला ने दाऊद अलैहिस्सलाम को मुमलिकत और हिकमत और जितना कुछ चाहा इल्म भी अता फरमाया। अगर अल्लाह ताला बास लोगों को बास से दफा न करता तो जमीन में फसाद फैल जाता, लेकिन अल्लाह ताला दुनिया वालों पर बड़ा फजलो करम करने वाला है। तिल का आयातुल्लाह, ये अल्लाह ताला की आयात है जिन्हें हम हक्कानियत के साथ आप पर पढ़ते हैं, और बिल यकीन आप रसूलों में से है। पारे के आखिर में ये वाक्या क्या सिखाता है आपके मेरे लिए, इसमें सीखने की चंद बातें हैं, समझ लीजिए तो इंशाअल्लाह ताला फायदा होगा। वाक्या किसका था, क्या था, इससे आपको मुझे कुछ नहीं लेना फिलहाल, बस इतना समझ लीजिए कि मक्की दौर के बिल्कुल आखिर या मदनी दौर के शुरू में मुसलमानों को बता दिया गया है कि अब तुम्हारे दुश्मनों के साथ मारके होंगे, जिसमें सबसे पहला बदर का होगा। जाहिर परस्त लोग जाहिरी चीजों को पूछते हैं, वो लीडरशिप के लिए जाहिरी खूबियां देखते हैं, कौन कितने पैसे वाला, कितनी शक्ल अकल अच्छी, जलाल कितना। इस इनायत में हमने अल्लाह ताला का यह असूल देखा कि इन अकरमकुम इंदल्लाहि अतकाकुम। अल्लाह ने तालूत के मुकाबले में जालूत अलैहिस्सलाम को जो चूज किया तो उनके अंदर जाहिरी खूबी या दौलत नहीं थी, हाँ इल्म और वुसअत कल्बी थी। आज भी अगर ये दो चीजें आप ले आए तो अल्लाह आपको तरक्की देता है। दूसरी बात ये पता चली कि मोमिन रोजे में पानी छोड़ देता है अल्लाह का हुक्म समझकर, इसी तरह मोमिन शहादत हक की कोशिशों में अपने लीडर, अपने अमीर, कुछ भी उसको कह दीजिए, उसकी तरफ से हुक्म समझकर छोड़ देता है। किसको, दुनिया के पानी को। यहां इज्तमाई डिसिप्लिन की अहमियत है। आप देखिए पानी पीकर आम हालात में हिम्मत मिलती है ना, और इस वाक्य में क्या आया कि हिम्मत टूट गई, तो जुमला लिखिए, आखिरी जुमले हैं, आम हालात में पानी हिम्मत देता है, लेकिन अगर लीडर की नाफरमानी में पानी पी लिया जाए तो हिम्मत टूट जाती है। आज उम्मत मुस्लिमा की अमूमी तौर पे हिम्मत टूटी हुई है। आज हम दुनिया का इतना पानी पी लेते हैं کہ پھر ہم اللہ کے راستے میں وَقَذَالِكَ جَعَلْنَاكُمْ اُمَّتًا وَسَطًا پہ غور نہیں کرتے. پہلی آیت اور آخری آیت کا ربط ہر پارے میں آپ سنا کریں گے. پارے کے شروع میں کہا تم امت وسط ہو, تمہیں اللہ نے بہت بڑا کام دیا. یہ ایسے جیسے کسی کو توپ ملے اور وہ اسے مکھیاں مارنے لگ جائے. کیا کیا, اتنا بڑا مقصد اللہ نے آپ کو مجھے دیا. اور آج امت مسلمہ کا عمومی فرد کیا کر رہا ہے, ایک ایک الگ بنا ہوا ہے. کسی نے بڑی خوبصورت بات کہی کہ ہر بندہ اپنا الگ درخت لگانا چاہتا ہے, اسی لیے انسانیت کی کھیتی تیار نہیں ہو رہی. تو اس پہ علامہ اقبال کے اشعار میں سے ایک شعر آپ کی نظر, ملت کے ساتھ رابطہ استوار رکھ, پیوستہ رہ شجر سے امید بہار رکھ. یہ جڑنے کی صدی ہے. آج پوری دنیا کو کرونا اور لاک ڈاؤن نے جوڑ دیا. اگر اسی سے سبق لے کے امت مسلمہ جڑ جائے, فرقہ واریہ چھوڑ دے, چھوٹے چھوٹے کام کر کے اپنی ندی نالیاں بنا کر اپنے ساتھ لوگوں کو جوڑنے اور نیکی کے کام کرنے کی بجائے مین سٹریم کے ساتھ جڑ کر ہم ایک تنکا بن جائیں, ہم ایک پانی کا گھونٹ بن جائیں, تو انشاءاللہ ملت پہ بہار آئے گی. اللہ تعالیٰ آپ سے مجھ سے راضی ہو اور ہم سب کو اجتماعی کوششیں کر کے اس دین کو غالب کرنے کی توفیق عطا فرمائے. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک واتوب الیک. ربنا تقبل منا انک انت السمیع العلیم. اس پہ غور کیا کریں, اللہ سے دعا کریں کہ وہ قبول کر لے. بندے قبول کریں نہ کریں یہ ثانوی بات ہے, اللہ قبول کرے. السلام علیکم ورحمۃ اللہ.